کو پڑھا الحمدللہ بڑی ڈیٹیل میں. جنگ احد میں ہمارے لیے سبق کیا تھا؟ آیت 142 ہے نا تقریبا اس میں, کہ کیا تم نے سمجھ لیا ہے کہ تم ایسے ہی جنت میں داخل ہو جاؤ گے جب تک کہ اللہ نے دیکھا ہی نہیں کہ جہاد کرنے والے کون ہیں اور صبر کرنے والے کون ہیں. پھر ہم نے پڑھا 155 میں کہ شیطان کا قبضہ بندے پر کب ہوتا ہے. یہ یاد ہے کسی کو شیطان کا قبضہ بندے پر کب ہوتا ہے؟ 155 آئے تقریبا, ہم نے یہاں پہ اس کو ایکسپلین کیا تھا سازہ نے. جب بندے میں کمزوری ہوتی ہے اور وہ ویک پوائنٹ ہوتا ہے وہیں پہ توڑے گا, یہ ہمارے لیے لیسن تھا. اچھا سچے مومن کو 160 میں ہم نے دیکھا کہ صرف اللہ پر بھروسہ کرنا چاہیے. 164 میں ہم نے دیکھا کہ اللہ کا مومنوں پر سب سے بڑا احسان کیا ہے کہ نبی صلی اللہ علیہ وسلم کا بھیجنا. پھر 173 سے 174 تک ہم نے اللہ کا فضل دیکھا کہ اللہ کا فضل اور رضوان کب ملتی ہے, جب آپ اللہ کے دین پر استقامت شو کریں تب اللہ سبحانہ تعالیٰ کی رضا بھی ملتی ہے اور اللہ سبحانہ تعالیٰ کا فضل بھی ملتا ہے. 180 میں ہم نے بخل کے متعلق پڑھا. 195 میں امت مسلمہ کا جامع حل آیت 20 کیا تھی؟ صبر سے کام لو, باطل پرستوں کے مقابلے میں جم جاؤ. اور پھر اس کے بعد تھا اجتماعی زندگی میں بھی جو پرابلم آئے ان پر بھی صبر کو برابر اسبرو صابرو رابطو وتقو, یہ چار تھی چیزیں جو ہم نے اس میں پڑھی. اوہ سوری, یہ میں نے پتا کون سے پوائنٹ آپ کو بتا دیے, میں نے فور پارے کے آپ کے ساتھ کر لیے. ویری گڈ, کسی نے بھی نہیں بتایا کہ سسٹر آپ فور پارے کے کر رہی ہیں. شاباش, آل عمران کے پانچواں پارا تھا وہ اسناد کا نکاح کی امپورٹنس کے بعد میں نا الٹی طرف چل پڑی. چلے کوئی بات نہیں, آگے چلتے. ہم نے پانچویں پارے کے آئٹم نمبر 37 میں بخل کی مذمت بیان کی گئی تھی, 38 میں ریاکاری کی وجہ بیان کی گئی, اور 41 میں نبی صلی اللہ علیہ وسلم کی گواہی ثابتہ امتوں پر بھی اور اپنی امت پر بھی. ٹھیک ہے, پھر اس کے بعد 42 میں اسپیشلی اس دن لوگوں کی کیا حسرت ہوگی. کون سا دن تھا؟ اس دن لوگوں کی کیا حسرت ہوگی؟ قیامت والے دن. بڑی کلیئر آیات کیا تھا؟ لو تسوا بہم الارض, لو تسوا بہم الارض, کاش زمین پھٹ جائے اور وہ اس میں سما جائیں. کیوں یہ حسرت ہوگی؟ کسی کو پتہ ہے کیوں یہ حسرت ہوگی؟ نمبر ون کفارو, آیت نمبر میں نے آپ کو بتا دیا تھا 42 میں ہے یہ. نمبر ون کفارو, نمبر دو صبر رسول, جنہوں نے ہاں جی انکار کیا کفر کیا, دوسرا اور نبی صلی اللہ علیہ وسلم کی نافرمانی کی. دو باتیں, دو چیزیں. پھر حرمت شراب کے احکامات آگے, حالانکہ حرمت شراب کے احکامات تدریجن آئے ہیں نا. پہلا حکم ہم نے کب پڑھا تھا؟ ابھی اپنے ماشاء اللہ پانچویں پارے میں نا, ہم نے پہلا حکم سورہ بقرہ میں پڑھ چکے ہیں آیت نمبر 219 میں, جس میں بتایا گیا تھا کہ شراب اور جوئے میں گو کچھ فائدے ہیں, تاہم اس کے نقصانات ان کے فوائد سے زیادہ ہیں. تو چند محتاج صحابہ نے تو اسی وقت چھوڑ دی تھی, کچھ تو پیتے ہی نہیں تھے لیکن جو تھے انہوں نے بھی چھوڑ دی تھی. سورت نساء میں ہم نے کیا پڑھا؟ اس میں کہ نشے کی حالت میں نماز کے قریب تک نہ جاؤ تاکہ انسان کو پتہ رہے وہ پڑھ کیا رہا ہے. اور ہم تو ویسے ہی نشے کی حالت میں ہوتے ہیں نا, نیند کی حالت بھی ہوتے ہیں, پتہ ہی نہیں ہم پڑھ کیا رہے ہوتے ہیں. ہم نے تو پی بھی نہیں ہوتی پھر بھی ہمارا یہ حالت, اللہ تعالیٰ نے صرف نماز کو محفوظ کرنے کے لیے سوچیں کہ یہ بات کہی. اور اس کے بعد سورت مائدہ آئیں گی جب ہم پڑھیں گے انشاءاللہ, آج اس میں پھر شراب کی مکمل حرمت کا بیان آ جائے گا. اچھا اس کے بعد ہم نے اگلا حکم پڑھا تھا تیمم اور غسل جنابت کے احکامات. کسی کو پتا تیمم کیسے کرتے ہیں؟ تیمم کا طریقہ پتا چل گیا سب کو؟ کیونکہ بڑا اہم ہوتا ہے نا, جب ہم اسپیشلی ٹرپس پر جاتے ہیں, سیروں پر جاتے ہیں, اس وقت ہمارا نا, ہم اگر پانی نہیں ہے, پانی نہیں ہے تو کیا کریں, تو نماز ہی غائب. لیکن اللہ سبحانہ و تعالیٰ نے کتنی خوبصورتی سے, کوئی بات نہیں کچھ بھی, ساری زمین پاک ہے, تو کتنا ہے کہ ہاتھ دونوں آنکھوں کو زمین پر مارنا ہے نا, تیلیوں کو, اور اس کو پھونک مار کے, پھر اس کے بعد اس کو دائیں بائیں ہاتھ کی تیلی سے دائیں ہاتھ کی پشت اور دائیں ہاتھ سے بائیں ہاتھ کی پشت کو مسا کرنا اور منہ پر پھیر لینا. اتنا آسان. پھر اس کے بعد چلے آیت نمبر 48 میں, انہیں پڑھا کہ شرک ناقابل معافی جرم ہے. 48 میں رائٹ, इसके अलावा जो गुना होगा अल्लाह बख्श सकता है जिसको चाहे, ये नहीं कि सब गुना अल्लाह सब जरिए डेफिनेट बख्शेगा जिसको चाहे। फिर हमें आयत 49 में पढ़ा कि अपने नफ्स को पकीजा मत कहो, क्योंकि हम सब कहते हैं मैं तो बड़ी पाक साफ हूँ, मेरा तो कोई फर्क ही नहीं, मैं तो कभी किया ही नहीं ये काम, अल्लाह ने कहा मत कहो, क्योंकि ये खुद से अपने आप को पाक तुम नहीं कर सकते, क्योंकि पाक करने की जात कौन सी है, पाक करने वाली जात सिर्फ अल्लाह सुभान व तआला है, राइट। फिर जिब्त और तागूत के मानी क्या है, किसी को पता है जिब्त और तागूत के मानी, जिब्त और तागूत के मानी का पता है किसी को क्या थे? मुझे लगता है कोई लिखते हैं मूड में नहीं है, राइट। जिब्त और तागूत के मानी पता है किसी को? अल्लाह का रंग नहीं, ये जिब्त, जिब्त वो से भगत अल्लाह है जिसका अल्लाह का रंग है, फॉर्चून टेलर जी, ये फॉर्चून टेलर के लिए जादू स्पेशली भूत जादू तभी मतलब एवरीथिंग, हर वो चीज अगर इसको एक मखसूस में करें ना तो आपको मैं बता दूं कि हर वो बातल कुवत, हर बातल कुवत में अब आप उसमें सब चीजें कैरेक्टराइजेशन हो जाएगी और निजाम, और जो चीजें अल्लाह की अतात से रोके वो जिब्त और तागूत में आती हैं, राइट जी, बिल्कुल सही, हर वो चीज जो अल्लाह से दूर करे, गुड इजी। और अगर फिर उसके बाद पढ़ा कि अगर किसी मामले में तुम आपस इस्लामी हुकूमत के, फिर उसके बाद असूल बता दिए गए, नंबर एक अल्लाह की इताअत, अल्लाह के रसूल की इताअत और उल अमर की इताअत, ये तीन रूल बता दिए गए, राइट। और फिर बताया कि अगर आपस में किसी में तनाजा हो जाए, झगड़ा हो जाए, तो मामले को अल्लाह के नबी की तरफ फेर दो, ये हमें बता दिए गए। क्या इस्लाम में जमहूरियत है? इस्लाम में जमहूरियत है? आई डोंट नो कि आपको नहीं, इस्लाम में ऐसी जमहूरियत नहीं है कि हेड काउंटिंग नहीं है। उस्ताज़ा ने क्या बताया था, हेड काउंटिंग नहीं है, क्वालिटी है, तोला जाता है मोमन, गिने नहीं जाते लोग कि ये जी देखे जी 100 में से 80 लोग कहते हैं जी शराब ठीक है पी लेनी चाहिए जिसम को तंदुरुस्ती मिलती है, तो क्या ये सही होगा जी? मोमन की, जी मोमन की ताकत ईमान जिसका ज्यादा होता है वही आपके आगे लीडर बनेगा ना, ये रूल है। चलिए अच्छा, फिर उसके बाद हमने देखा आयत नंबर 69 में इनाम याफ्ता लोग, इनाम याफ्ता लोग कौन कौन से हैं? हमने सूरत फातिहा में पढ़ा ना अनमता अलैहिम, अल्लाह ताला हमें उन दोस्तों का रास्ता दिखा जिन पर तूने इनाम किया। देखिए यहाँ पे इसको तो हाईलाइट कर सकते हैं क्योंकि आपने रेफरेंस देना हो ना तो यू कैन ओके। कोई पूछे कि आप कैसे कह सकते हैं, हम तो कहते हैं बुजुर्ग नेक लोग ये वो, हम तो बस उनको इनाम याफ्ता करते हैं। अल्लाह सुभान व तआला ने खुद इसमें बता दिया आयत 69 में कि इनाम याफ्ता लोग कौन कौन से, नंबर एक अंबिया, फिर उसके बाद सिद्दीकीन, फिर उसके बाद शहदा और सालिहीन। क्योंकि सम टाइम देखिए कुरान की तफसीर कुरान खुद करता जाएगा, आप खुद अपनी आयतों को देखेंगे कि जो आयत कहीं और एक्सप्लेन नहीं हुई आगे जाके अल्लाह सुभान व तआला ने उसे कर दिया, तो हम खुद से इनाम याफ्ता लोग नहीं बनाएंगे, हम इनाम याफ्ता लोग देखेंगे अल्लाह किन को कहते हैं, अल्लाह सुभान व तआला, राइट। फिर उसके बाद 74 में हमने देखा कि अल्लाह की राह में लड़ने की फजीलत क्या है। 78 में हमने देखा कि मौत तो अपने वक्त पर आकर रहेगी और आएगी जरूर, हाँ मजबूत किलों में महफूज हो जाओ। कुछ हुआ दिल को? मेरा तो दिल कांपने लग गया था कि या अल्लाह जिस मौत से डरते हैं कि ये ना हो जाए वो ना हो जाए, वो तो आके रहनी है, या आंखें बंद कर लेते हैं कि मौत का जिक्र करो, ओए होए होए वो डर लगता है, फिर नहीं नहीं मौत ये तो लगता है गाली दे रही किसी को, कह देना कि मरना नहीं किसी दिन जिंदगी रही तो कभी मरना भी है ना, ये किसी को कह तो दो, खुद अपने आप को भी किसी के दर कह नहीं बदवाए ना दो। तो अल्लाह सुभान व तआला कितना क्लियर बताते हैं कि मौत तो आके रहेगी, चाहे आंखें बंद कर लो चाहे कहीं चले जाओ मजबूत किलों में चले जाओ, राइट। फिर हमने पढ़ा कि कुरान अल्लाह का कलाम है, इसकी दलील अल्लाह ने क्या दी कि इसमें कोई इख्तलाफ नहीं, अगर अल्लाह का कलाम ना होता तो इसमें बेशुमार इख्तलाफात पाए जाते, राइट। फिर उसके बाद 85 आयत में हमने पढ़ा कि सिफारिश करने वाले को भी अजर मिलता है। कैसे अजर मिलता है सिफारिश करने वाले को? जो अच्छे काम की सिफारिश करता है या अच्छे काम की तरकीब देता है, कहता है या उसको देख के कोई अच्छा काम करता है तो करने वाले को तो स्वाब मिलना है, लेकिन जो उसको तरकीब देता है या जो उसको उस तरफ लगाता है उसको भी उतना ही अजर मिलता है। कितनी प्यारी बात है। लेकिन इसके साथ साथ डरने की बात यह है कि अगर हमारी देखा देखी किसी ने गलत काम कर लिया और हमारी देखा देखी एक रिवाज और रीत पड़ गई, तो सोचिए उतना उतना हमारे ऊपर गुनाह भी आएगा। यही इसमें रूल बता दिया। 86 में सलाम के आदाब बता दिए गए। सलाम के आदाब क्या हैं? सलाम के आदाब क्या हैं? पता है कुछ है? कि कोई सलाम करे तो क्या कहना चाहिए? कोई आपको अस्सलाम वालेकुम कहता है, आपने क्या कहना है? रिप्लाई। अच्छा, बेटर जो है। जी, अगर आपको अस्सलाम वालेकुम कहता है तो आपने उससे बेटर जो आप अस्सलाम वालेकुम व रहमतुल्लाह कहिए, और अगर कोई अस्सलाम वालेकुम व रहमतुल्लाह कहता है तो आप उसको अस्सलाम वालेकुम व रहमतुल्लाह व बरकात तो कहिए। यानी कि बेहतर जवाब देना है, और आप कम से कम नहीं तो उतना जवाब जरूर दें। ये नहीं है कि कोई अस्सलाम वालेकुम रहमतुल्लाह कह रहा है वालेकुम, नो, उसको कम से कम उतना जवाब जरूर दें। फिर उसके बाद हमने पढ़ा 89 और 90 में कि मदीना के पास मुनाफिकीन और उनके इकसाम को पढ़ा, किन लोगों से जंग जायज है ये पढ़ा। फिर 92 में उन्होंने पढ़ा कत्ले खता की सूरतें, कत्ले खता की सूरतें, और उसकी क्या है कत्ले खता की सूरत? गुलाम मोमन को आजाद करना और मकतूल के वर्सा को खून बहा देना, ये पढ़ा, ठीक है ना। फिर 97 में पढ़ा हिजरत ना करने वालों पर वईद, और हिजरत हमने कैसे हिजरत करनी भाई दीवे? हमने भी तो हिजरत करनी है ना। हमने कहां से कहां तक करनी है? हमारी हिजरत क्या है? गुनाहों से, अल्हम्दुलिल्लाह, इंशाल्लाह इंशाल्लाह हमने गुनाहों से हिजरत करनी है। फिर हमने उसके पढ़ा हिजरत करने वालों के लिए अल्लाह ताला ने क्या इनामात रखे। आप असाजा तैयार है ये फरहाना जी? चलिए ठीक है, इंशाल्लाह। चलिए जी, अब हम नए पारे के साथ आपसे मिलेंगे। अल्हम्दुलिल्लाह, मेरा ख्याल रिवीजन आपकी होगी होगी और काफी आपने रिकैप कर लिया, राइट। चलिए, अस्सलाम वालेकुम व रहमतुल्लाहि व बरकातहू।
चले अल्हम्दुलिल्लाह जी। ऑनलाइन पे हमारी आवाज पहुंच रही है या मुझे ट्राई करने दीजिए एक दफा माइक, शायद मैं ट्राई कर सकूं। फरहान आप छोड़िए, मैं देखती हूँ, दुआ करते हैं अल्लाह करे कि मैं ले सकूं। इंशाल्लाह ताला छठे पारे का आप लोगों को सुनने में ठीक है तो इट्स फाइन, शुरू करते हैं। نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه किस लिए अल्लाह ने मुझे घर से निकाला और यहाँ से क्या लेकर जाऊंगी। और जब आप और मैं दिल दिमाग के साथ सुनने को तैयार होते हैं तो वाकई ये किताब मेरे आपके लिए जिंदगी बन जाती है। आइए अल्लाह ताला से बहुत खूबसूरत उम्मीदों के साथ उस पर नजरें लगाते हुए छठे पारे का आगाज करते हैं, जो सूरत निसा के कुछ हिस्से और उसके बाद सूरत मायदा के कुछ हिस्से पे मुश्तमिल है। हर पारा एक सीढ़ी है और हर सीढ़ी आपको मुझे जन्नत के करीब करेगी। हदीस में आता है क़यामत के दिन साहिबे कुरान से कहा जाएगा, इकरा वरका, पढ़ता जा और चढ़ता जा, और तेरी मंजिल वो होगी जहाँ तेरी आखिरी आयत होगी। तो मैं आप अल्लाह ताला से दुआ करते हैं कि हमें इस सफर से बेहतरीन फायदा उठाने वाला बना दे। शुरू करेंगे पारे के साथ ही सूरत निसा का वो हिस्सा चल रहा है कि जिसमें अब अल्लाह की पसंद और नापसंद और खुल के मेरे आपके सामने आएगी। हकीकत ये थी कि ईमान वाला सारी जिंदगी अल्लाह ताला से मोहब्बत करता भी है और उसकी मोहब्बत को पाना भी चाहता है। एक इंसान का वीक पॉइंट होता है कि जिससे वो प्यार करे वो भी उससे प्यार करे। तो आइए मोहब्बतों भरा पारा मोहब्बत भरे दिल के साथ सुनते हैं। ला युहिब्बुल्लाहुल जहर बिस्सूई मिनल कौली इल्ला मन ज़ुलिम। अल्लाह इसको पसंद नहीं करता कि आदमी बदगोई पर जुबान खोले, इल्ला ये कि किसी पर जुल्म किया गया हो, और अल्लाह ताला सब कुछ सुनने और जानने वाला है। हाँ, मजलूम होने की सूरत में तुमको गो के बदगोई का हक हासिल है, लेकिन अगर तुम जाहिर और बातिन में لیکن اگر تم ظاہر اور باطن میں بھلائی ہی کیے جاؤ یا کم از کم برائی سے درگزر کرو تو اللہ کی صفت بھی یہی ہے کہ وہ بڑا معاف کرنے والا ہے، حالانکہ سزا دینے پر پوری قدرت رکھتا ہے۔ بہت ہی خوبصورت آیات ہیں۔ سب سے پہلی بات تو یہ کہ اللہ کن سے محبت نہیں کرتا۔ اس جملے کو سن کر تو جو لوگ واقعی تو اللہ سے محبت کرتے ہیں وہ گھبرا جائیں گے کہ میرا مالک مجھ سے محبت نہ کرے تو میرے جینے کا کیا فائدہ۔ حقیقت یہ ہے کہ بندہ مومن کو اللہ کی محبت دنیا کی ہر چیز سے پیاری ہونی چاہیے۔ پیچھے بھی پڑھ چکے والذین آمنوا اشد حبا للہ، تو دعا کرتے ہیں کہ اللہ تعالیٰ مجھے ان لوگوں میں نہ کرنا جن سے تو محبت نہیں کرتا۔ کچھ اعمال ایسے ہوتے ہیں جن سے اللہ محبت کرتا ہے، کچھ اعمال ایسے ہوتے ہیں جن سے محبت اللہ کی چلی جاتی ہے۔ اس کے اوپر ایک لیکچر بھی ہے، اللہ کن سے محبت کرتا ہے، انشاءاللہ ساتھی آپ کو بھیجیں گے، ضرور فائدہ اٹھائیے گا، دوسروں سے بھی شیئر کیجئے تاکہ ابھی سے جو آپ کا اللہ تعالیٰ کے ساتھ تعلق جڑنا شروع ہوا ہے تو یہ بہترین طریقے سے رہے۔ دوسرا جو بنیادی ٹاپک ان دو آیات کا ہے وہ کیا ہے کہ جہر کو پکار کر کہنا۔ یہ جہر کیا ہے اور حقیقت کیا، لکھ لیجئے کہ زبان کے جہاد کی بات ہے۔ زبان کی کینچی سے نیکیوں کی فصل کل قیامت کے دن کٹ جائے گی۔ پیچھے ہم نے پڑھا کہ اللہ تعالیٰ نے انسان کے مختلف حقوق کو پورا کرنے کی ذمہ داری لی ہے، اور دین اسلام جہاں بہت ساری چیزوں کو ڈسکس کرتا ہے وہاں لوگوں کی عزت کی حفاظت کو بھی سامنے رکھتا ہے۔ تو بعض دفعہ لوگ اپنی زبان کی تیزی کی وجہ سے جہاں انسانوں کی عزتوں کو خراب کرتے ہیں، وہاں اداروں کی عزتوں کو پامال کرتے ہیں، مسجدوں والوں کو برا بھلا کہتے ہیں اور سیاست دانوں کو برا کہنے کو تو لوگ بہت بڑی نیکی سمجھتے ہیں۔ تو یاد رکھیے گا کہ ہر انسان کے اندر کوئی خامی اور خوبی ضرور ہوتی ہے، کمی کوتاہی ہوتی ہے۔ ہم میں سے کوئی پورا پکے طور پہ آپ کہہ سکتے ہیں کہ ہر وقت یہ نہیں کہہ سکتا کہ میرے اندر کوئی غلطی نہیں ہے۔ تو اگر کبھی مجھے آپ کو کسی میں کوئی غلطی نظر آئے تو کیا کرنا چاہیے؟ اس کا ادب سکھایا جا رہا ہے کہ پہلی تو بات ہے اس کا چرچا نہ کرو، اس کو اچھالو نہیں، اس کو بدنام نہیں کرو، ہر مجلس میں ہر جگہ اس کی برائیوں کے چرچے نہ کرو۔ پھر کریں کیا؟ کسی میں برائی دکھے تو حدیث اور پہ عمل کیجیے کہ مومن مومن کا آئینہ ہوتا ہے۔ آپ نے میں نے آئینہ بننا ہے، مرر بننا ہے۔ مرر کیا کرتا ہے؟ آپ اپنا چہرہ اس کے سامنے لاتے ہیں، جیسا آپ کا چہرہ ہوتا ہے وہ ویسے ہی دکھاتا ہے۔ چھوٹا نہیں دکھاتا، بڑا نہیں دکھاتا، یہ الگ بات ہے، میگنیفائنگ گلاسز یوز کریں یا کچھ اور کر لیں، لیکن شیشہ بالکل آپ کو وہی عکس دکھاتا ہے جو آپ ہوتے ہیں۔ داغ ہوگا تو داغ دکھائے گا، دھبا ہوگا تو دھبا دکھائے گا۔ اگر آپ کا چہرہ بہت فریش لگ رہا ہے تو فریش دکھائے گا۔ جو ہی آپ آئینے سے پیچھے ہٹتے ہیں کیا ہوتا ہے؟ وہ آپ کا چہرہ چھپا دیتا ہے۔ اب آپ کے بعد آپ کی دوست وہاں آ کے کھڑی ہو گئی۔ کیا کبھی ایسا ہوا کہ آپ کی دوست وہی آئینہ دیکھیں جو تھوڑی دیر پہلے آپ دیکھ رہے تھے، تو آئینہ اسے کہے تمہیں پتا تمہاری دوست کیسی ہے، اس کے چہرے پہ داغ ہیں، دانے بھی ہیں، اس کے چبھی ہیں، پمپلز بھی ہیں؟ کبھی نہیں کیا۔ بس سمپل سی بات ہے، آئینے بن جائے۔ اگر آپ نے میں نے اس دل کے اندر اللہ کی محبت کو لے کے آنا ہے نا، اور ہم چاہتے ہیں نا کہ اللہ ہم سے محبت کریں، تو دلوں کو آئینوں کی طرح صاف کر لیں، دوسروں کو امر بالمعروف کرے، نصیحت کرے، برے باتوں سے روکے۔ اور نصیحت کے پھر دو تین طریقے ہیں، سب کے سامنے کر دیں، بدتمیزی سے کریں، ڈائریکٹ کر دیں، یا دوسرا یہ کہ تنہائی میں اچھے طریقے سے خیر خواہی کے ساتھ محبت سے بات کریں۔ تو اچھے طریقے سے بات کر سکتے ہیں جس کو پازیٹو فیڈ بیک کہہ سکتے ہیں، اگلے کے لیے کریں گے تو فائدہ ہوگا۔ آپ کہتے نہیں میں نے کہہ دیا تو اگلے کو برا لگے گا، آپ دیکھیں نا، اگر میرر آپ کا داغ چہرے کا اس لیے نہ دکھائے کہ آپ کو برا لگے گا تو کیا ہوگا؟ آپ جب لوگوں میں جائیں گے سب کو دکھے گا۔ تو اگر میرر آپ کو دکھا دیتا تو آپ صاف کر لیتے۔ تو ہمیشہ خیر خواہی کے ساتھ لوگوں کو دیکھتے چاہیے۔ دین اسلام بہت خوبصورت دین ہے۔ مقاصد شریعت میں سے جو شریعت نے ہمیں حق دیا آپ کو مجھے کہ لوگوں کی عزت کی حفاظت کریں، یہ بہت ضروری ہے۔ چگلی، غیبت، برائی، اچھے بولے باتیں مشہور کر دینا اور افواہ سازی اور ایسے ہی لوگوں کو ڈسکس کرنا، یہ عام لوگوں کی بات ہے۔ ایک انگلش کی کہاوت ہے، کہتے ہیں کہ گریٹ مائنڈز ڈسکس آئیڈیاز۔ جن کے ذہن بہت اچھے اچھے ہوتے ہیں نا، وہ بڑے بڑے آئیڈیاز لاتے ہیں، وی ول ڈو دس، ہم یہ کریں گے، آج کے بعد یہ کریں گے، یہ پلان ہے، یہ ریسرچ کرتے ہیں، وہ یہ کرتے ہیں۔ جو ایوریج مائنڈ ہوتے ہیں دے ڈسکس ایونٹس۔ اچھا ادھر گئے، شادی میں یہ ہوا، کھانا دیکھا تھا کیسا تھا، کمرہ کیسا سجا ہوا تھا، دلہن کیسی تھی۔ اور جو بالکل ہی لو مائنڈیڈ لوگ ہوتے ہیں، اللہ ہمیں ان میں نہ کرے، وہ دے ڈسکس پیپل۔ اب میں اور آپ اپنے آپ کو دیکھ سکتے ہیں کہ میرا آپ کا کیا مقام ہے. پھر اس کے بعد دیکھیے, اگر کبھی کسی نے کسی کی برائی کو دوسرے سے بیان کر دیا تو اس نے اپنے آپ کو مظلومیت سے نکال لیا. حدیث میں آتا ہے کہ جس نے مظلوم مطلب ظالم کو گالی دے دی یا اس کو برا بلا کہہ دیا یا اس کی برائی دور کر اس کی برائی کا چرچا کر دیا, تب وہ مظلوم نہیں رہا بلکہ بعض دفعہ آپ دیکھیے کہ لوگ ظالم بن جاتے ہیں. اور یہاں دیکھیے اللہ تعالیٰ کی صفات عفواً قدیرہ, وہ جو درگزر کرتا ہے اس کو تو سب پتا ہے تم نہیں کر سکتے, وہ تو قدیر ہے, قدرت رکھتا ہے, تم تو قدرت بھی نہیں کرتے رکھتے. بخاری اور مسلم کی روایت ہے کہ اللہ کے نبی نے فرمایا جو کسی مسلمان کی پردہ پوشی کرے گا اللہ تعالیٰ اس کی پردہ پوشی کرے گا. تو یہ میرے آپ کے لیے ایک بہت خوبصورت اصول مل گیا, اپنی زندگی کو مطمئن رکھیے. یاد رکھیے آپ میں خوش کیوں نہیں رہتے, کیونکہ ہم ہر وقت نیوز رپورٹر بنے رہتے ہیں. ادھر کیا ہو رہا ہے, اس نے کیا کہ ادھر دیکھو, ادھر چاکا, ادھر دھان کی, ادھر کی بات, ادھر کی. بھئی آپ نے کون سا ٹی وی چینل چلانا ہے, آپ اپنی مختصر سی زندگی رکھیں جس میں اللہ تعالیٰ خیر اور ستھرائی کی باتیں رکھے. حدیث میں آتا ہے کہ مظلوم کی بد دعا سے بچو کیونکہ وہ بادلوں پر اٹھاتی ہے. اگر مظلوم کے منہ سے دکھ تکلیف کے وقت بد دعا نکل گئی تو اس کے اثرات اچھے نہیں ہوں گے. اللہ اکبر, کہا کہ مجھے اپنی عزت اور جلال کی قسم ہے میں ضرور تمہاری مدد کروں گا اگر تے کچھ تھوڑی دیر بات کروں. یہ ترغیب کی روایت ہے 22230 نمبر کی, 2230 نمبر ہے. کیا مطلب ہے کہ جب بھی کبھی آپ میں کسی پہ بات کرتے کرتے ایک دم بہت کھل جائیں گے تو ہم اس پہ زیادتی کر سکتے ہیں نا. تو حضرت علی کا ایک کال نوٹ کیجئے گا, کہتے ہیں کہ آمد کے دن میں اس حال میں آؤں کہ میں مظلوم ہوں تو میں یہ گوارا کروں گا, لیکن میں یہ کبھی گوارا نہیں کر سکتا کہ میں قیامت کے دن ظالم بن کر آؤں. تو ہمیشہ اپنی زبان کو پکڑ کر بیٹھیے اور کہیے کہ تو ہر وقت چلنے والی چیز نہیں ہے, تجھے اللہ سے ڈرنا چاہیے. مفلس کر دینے والا عمل ہے, ہماری نیکیوں کی فصل کٹ کٹا جائے گی اس وقت. اور یاد رکھیے کہ مومن تو ہر وقت عبادت کی حالت میں ہوتا ہے, اس کا بولنا بھی عبادت, اس کی خاموشی بھی عبادت, اس کے اندر ایک تدبر کی فکر کیفیت ہوتی ہے. اس کے بعد اب اگلی آیات میں بہت بڑا فتنہ ہے جو آج کے دور میں تو بہت ہی عام ہے. آئیے دیکھتے ہیں, آپ لکھ لیجئے وحدت ادیان کا فتنہ. ان الذین یکفرون باللہ ورسلہ ویریدون یفرقوا بین اللہ ورسولہ, جو لوگ اللہ اور اس کے رسولوں سے کفر کرتے ہیں اور چاہتے ہیں کہ اللہ اور اس کے رسولوں کے درمیان تفریق کر دیں اور کہتے ہیں کہ ہم کسی کو تو مانیں گے اور کسی کو نہ مانیں گے اور کفر اور ایمان کے بیچ میں ایک راہ نکالنے کا ارادہ رکھتے ہیں, یہ سب پکے کافر ہیں. اور ایسے کافروں کے لیے ہم نے وہ سزا مقرر کر رکھی ہے جو انہیں ذلیل و خوار کر دے گی, بخلاف اس کے جو لوگ اللہ اور اس کے تمام رسولوں کو مانیں اور ان کے درمیان تفریق نہ کریں تو ہم ضرور ان کے اجر میں سے عطا کریں گے, اور اللہ تعالیٰ بڑا درگزر کرنے والا اور مہربان ہے. ان آیات کا موضوع آپ کو کب سمجھ آئے گا, جب آپ چند جملے جو عام طور پہ لوگ بولتے ہیں وہ کیا ہیں. آپ کسی کو کسی بات سے منع کریں تو لوگ کیا کہتے ہیں, کیا یہ بات قرآن میں لکھی ہے؟ اچھا بھی اس سے کیا ہوتا ہے؟ نہیں, اگر حدیث میں تو پھر تو اور بات ہے, لیکن قرآن میں لکھی ہے تو پھر تو ہمیں ماننی پڑے گی. یعنی یہ کانسیپٹ رکھنا کہ اللہ کی تو مانیں گے رسول کی نہیں مانیں گے, وہ بھی اسی میں آ جاتا ہے. دوسری اس کے اندر وہ چیز آتی ہے کہ جس کو آپ یہ کہہ سکتے ہیں کہ لوگ کیا کہتے ہیں کہ رسول کی بات نہ کرو, بس تم کیا کرو اللہ کی بات کرو. آج کے دور میں یقین کریں اتنے فتنے ہیں دین کے نام پہ کہ لوگ کہتے ہیں نہیں حدیثوں کو ہم نہیں مانیں گے, نبی صلی اللہ علیہ وسلم کو نہیں مانتے, بس وہ نبی تھے ان کو کیا پتا. بعض دفعہ ائمہ کرام کی بات کو اس نبی کی صحیح حدیث کے اوپر ترجیح دے دی جاتی ہے. تو یہ آیات اسی چیز کو آپ کو بتاتے ہیں کہ مذہبی طور پر تمہیں, آپ کو, مجھے, کسی کو اس بات کا حق نہیں ہے کہ ہم بیچ میں اپنی مرضی رکھے. پک اینڈ چوز نہیں ہو سکتے. جو بات قرآن میں آ گئی, جو حدیث میں آ گئی, دونوں برابر ہیں. دیکھیں یہ جملہ لکھ لیں, اللہ اور نبی اپنے ذات کے اعتبار سے بہت فرق ہے. وہ خالق ہے, وہ مخلوق ہے, اللہ کریٹر ہے, اللہ نبی کریشن ہے, لیکن ان کی بات ایک ہے. ذات فرق ہے, بات ایک ہے. لوگ آج ذات کو تو اتنا آگے بڑھاتے ہیں, آگے ہم غلوب کا طریقہ پڑھیں گے, کہ بعض افواہات کو احمد کہنے لگتے ہیں اور نبی صلی اللہ علیہ وسلم کو خدائی میں شامل کرتے ہیں, لیکن جہاں بات کی بات آتی ہے تو اپنی مرضی کی بات کرتے ہیں. یہی وہ سوچے جس نے دین عمر کے دور میں شروع کروایا تھا. اس نے بھی یہی کہا تھا کہ نبی صلی اللہ علیہ وسلم 1000 سال کے لیے آئے تھے اور وہ پورے ہو گئے, اور اس کے بعد آپ کو تو کتنی نیت چینج کی, کیا کچھ ہوا. اب ہم ان کی نیتوں کو نہیں جانتے, لیکن شراب حلال ہو گئی, سور کا گوشت حلال ہو گیا, اور آج بھی آپ کو قوالیوں میں ایسی باتیں دکھیں گی, مسجد مندر ہکڑو نور. کہتے ہیں مسجد اور مندر میں ایک ہی نور ہے, وہ اللہ ہے. اللہ کہہ لو, بھگوان کہہ لو, ایشور کہہ لو, پرماتما کہہ لو, ایک ہی ایک ہے. یہ باتیں درست نہیں ہیں. آپ دیکھیے اگر نبی کو دین سے نکال دیں گے نا, تو صلات کا مطلب دعا, ये प्रेयर का मानी तो रहेगा ही नहीं, जो मैं और आप फजर जोहर असर की सूरत में पढ़ते हो कितने नहीं, एक मंदिर में खड़ा भी तो दुआई कर रहा है ना, वो भी प्रेयर कर रहा है, एक एक चर्च में कर रहा है, एक सनीगॉक में कर रहा है, तुम मस्जिद में कर लो। नबी बताता है कौन सी नेकी कब कितनी करनी है। और याद रखिए, ख्वाहिशों के हरीस लोगों के रास्ते की सबसे बड़ी रुकावट नबी होते हैं। वो कहते हैं नबियों को निकाल दो, फिर अपनी मर्जी का दीन। गॉड है ना, कौन सा गॉड? जीसस गॉड के, मोहम्मद का गॉड के, फलां का गॉड का, किसी और का गॉड। इसी वजह से आप देखिए कि कुछ लोग कहते हैं हर मजहब को जमा करो एक एक ब्लेंडर में, सारे मजाहब की अच्छी अच्छी बातें डाल दो, उसको ब्लेंड करके एक इकट्ठा सा एक स्मूदी टाइप रिलीजन बनाओ और पी लो। तो ये आयात बहुत अहम है। अल्लाह ताला मुझे आपको ऐसे फितनों से बचाए और हम अपने आप को इन सारी चीजों से दूर कर सकें। और याद रखिए इसके लिए इल्म की बहुत जरूरत है। आप और मैं इतनी देर में सिर्फ इतनी ही बात कर सके, लेकिन जब मैं और आप इसको पूरी डिटेल से पढ़ेंगे, शरीयत का एक बहुत बुनियादी सतून ढाने की कोशिशों में वो लोग जैसी चीजों को नहीं सीखते जो अल्लाह के नबी सल्लम ने दे दी। पीछे हम पढ़ चुके हैं कि अल्लाह के नबी सल्लम और बाकी अंबिया कराम की मुख्तलिफ दर्जे हैं, लेकिन आपको मुझे इस चीज की फिक्र होनी चाहिए कि आज के दौर में अगर हम उम्मत मुस्लिमा के मुख्तलिफ हिस्से बनाकर नबी सल्लम के लाए दीन को मुख्तलिफ हिस्सों में बदल देंगे, तो आप मुझे बताएं कि पीछे और क्या बात होगी। अल्लाह ताला आपको मुझे अपनी इस्लाह की तौफीक अता फरमाए। फिर इसके बाद फरमाया يسألك أهل الكتاب أن تنزل عليهم كتابا من السماء। अब अहले किताब के अपने अंबिया के साथ जो मुख्तलिफ किस्म की बातें थी उनका तस्करा है। ये अहले किताब अगर आज तुमसे मुतालबा कर रहे हैं कि तुम आसमान से कोई तहरीर इन पर नाजिल कराओ, तो इससे बढ़ चढ़ कर मुजरिमाना मुतालबे ये पहले भी कर चुके हैं। इससे तो इन्होंने कहा कि हमें खुदा को ऐलानिया दिखाओ। कब कहा था? जब मूसा कोहे तूर से आए थे, और सारी बात हम पढ़ चुके। और इसी सरकशी की वजह से यकायक इन पर बिजली टूट पड़ी थी, फिर उन्होंने बछड़े को अपना माबूद बना लिया, हालांकि खुली खुली निशानियां देख चुके थे। इस पर भी हमने इनसे दरगुजर किया, हमने मूसा अलैहि सलाम को शरीफ फरमान अता किया, और इन लोगों पर तूर को खड़ा उठाकर इनसे इस फरमान की इताअत का अहद लिया। हमने इनको हुक्म दिया कि दरवाजों में सजदा रेस होते हुए दाखिल हों। हमने इनसे कहा कि सब का कानून न तोड़ो, इस पर इनसे पुख्ता अहद लिया गया आखिरकार इनकी सरकशी की वजह से, और इस वजह से कि उन्होंने अल्लाह ताला की आयात को झुठलाया था और कई अंबिया कराम को नाहक कत्ल किया। पीछे जो इनकी हिस्ट्री बयान है उसी की ये हिंट्स हैं। आपको सब वाजे हो रहा होगा कि पिछली पूरी तारीख उनकी चंद जुमलों में दोहराई जा रही है। उन्होंने अल्लाह की आयात को झुठलाया और पैगम्बरों को नाहक कत्ल किया, यहाँ तक के कहा हमारे दिल गिलाफों में महफूज है। ये क्या जुमला था? यानी तुम्हारी बातों का हम पे कोई असर नहीं होता। आज भी कुछ लोग कहते जो मर्जी कह लो, हमने कौन सा मानना, तुम जो मर्जी कहते जो हम करेंगे हम मानेंगे अपनी। तो याद रखिए, जब लोग दीन की बात सुने और अपने आप को बिल्कुल सिक्योर फील करें कि हमारा कुछ नहीं बिगड़ेगा, तो फिर यही कैफियत है कि अल्लाह दिलों पर मोहर लगा देता है। और दुआ कीजिए कि अल्लाह हमारे दिलों पर मोहर ना लगाए। मुझे आपको अल्लाह ताला ने जो नेमतें दी हैं, हम उन नेमतों का सही इस्तेमाल कर सके। फरमाया हालांकि इनकी बातिल परस्ती के सबब अल्लाह ताला ने इनके दिलों पर ठप्पा लगा दिया, इस वजह से ये बहुत कम ईमान लाते हैं। अभी कुफरी व कौली ही मला मरियम बुख्ता ननासीमा। पहले तो यहूद की बात हुई, अब नसारा की बात है, फिर अपने कुफर में इतने बड़े। बेसिकली यहूद ने जो हजरत ईसा के साथ मामला किया उसकी बात है। अभी कुफरी व कौली ही मला मरियम बुख्ता ननासीमा, फिर अपने कुफर में इतने बड़े कि मरियम पर सख्त बुख्तान लगा दिया। وَقَوْلِهِمْ إِنَّا قَتَلْنَا الْمَسِيحَ عِيسَى ابْنَ مَرْيَمَ رَسُولَ اللَّهِ। जरा इस जुमले को गौर से सुनिएगा। एक कौम खुद इकरारे जुर्म कर रही है कि हाँ हमने कत्ल किया, इससे भी कोई बड़ी बात हो सकती है? और खुद कहा कि हमने मसीह इब्न मरियम जो कि रसूलुल्लाह इनको कत्ल कर दिया। आप बताइए इस कौम के लिए नबी का कत्ल इतनी मामूली बात हो दे। हाँ जी हमने किया कत्ल, कुरान ने आयत लिखी है, कोई इसमें तर्जमा भी करने की जरूरत नहीं है, सारे उर्दू के लफ्ज हैं। आप बता सकते हैं उस कौम के लिए किसी को मारना, कत्ल करना या किसी पे हाथ उठाना कौन सी बड़ी बात होगी? लेकिन अल्लाह ताला बताते हैं कि असल बात क्या है। वमा कतलूहु वमा सलबूहु वलाकिन शुब्बिह लहुम। फरमाया हालांकि फिल वाकई उन्होंने ना तो इनको कत्ल किया ना सलीब पर चढ़ाया, बल्कि मामला इनके लिए शुबे वाला कर दिया गया। और जिन लोगों ने इख्तलाफ किया वो भी दरअसल शक में मुब्तला हैं। इनके पास इस मामले में कोई इल्म नहीं, महज गुमान ही की पैरवी है। उन्होंने मसीह को यकीन के साथ कत्ल नहीं किया, या आप इसको ऐसे पढ़िए, बल्कि उन्होंने यकीनन मसीह को कत्ल नहीं किया, बल्कि अल्लाह ने इनको अपनी तरफ उठा लिया। وَكَانَ اللَّهُ عَزِيزًا حَكِيمًا، اور بے شک اللہ تعالیٰ زبردست طاقت رکھنے والا اور حکیم ہے۔ آپ ان آیات کو اپنی نان مسلم فرینڈز اور خاص طور پہ کرسچینز ہیں ان کے ساتھ شیئر کر سکتے ہیں، کیونکہ آپ دیکھیے کہ کرسچینز میں بھی آج بہت سارے ڈفرینٹ سیکٹس بن چکے ہیں، ان میں سے موسٹلی یہ مانتے ہیں کہ حضرت عیسیٰ علیہ السلام کروسیفائی ہو گئے تھے، موسٹلی یہ مانتے ہیں، لیکن کچھ ایسے ان کے فرقے ہیں جو کہتے ہیں کہ کل ہوئے پھر مر گئے پھر اس کے بعد ایک دو دن بعد جاگ گئے۔ یہ جو انگلش میں آپ مجھے نہیں پتا یہاں اس کو کیا کہتے ہیں، امریکہ میں ایک ان کا فنکشن ہے جس کو گڈ فرائیڈے کہتے ہیں، ایسٹر بھی ہے کچھ اس کے قریب کی رسموں میں، یعنی ان کا خیال ہے کہ کچھ دن کے بعد یہ دوبارہ زندہ ہو کر دنیا میں آئے تھے اور پھر مارے گئے۔ تو ہمارا اس بارے میں ڈائریکٹ کانسیپٹ کلیئرلی ہونا چاہیے کیا ہے، وما قتلوہ یقیناً، وما قتلو وما سلبو، نہ قتل کیا نہ سولی چڑھایا۔ اور آپ پتہ 100 سے زیادہ صحیح احادیث آج بھی نبی صلی اللہ علیہ وسلم کی روایت سے ہمیں ملتی ہیں کہ جو حضرت عیسیٰ کے دوبارہ واپس آنے پر دلالت کرتی ہیں۔ شاید ہماری زندگیوں میں یہ معاملہ ہو نہ ہو، لیکن حضرت عیسیٰ دنیا میں آئیں گے۔ آپ اپنی نان مسلم فرینڈز کو یہ بتایا کریں کہ وی آر ویٹنگ فار جیزس، وی لو جیزس، جس از ویلکم ان دس ورلڈ، اور وہ پورا اپنی دنیا میں ایک لائف اسپین پورا کریں گے، ان کی شادی ہوگی، ان کے بچے ہوں گے، پھر ان کا قدرتی طور پر انتقال ہوگا اور نبی صلی اللہ علیہ وسلم کے ساتھ مسجد نبوی میں وہ دفن ہوں گے۔ ان کے دور میں اتنا اسلام پھیل جائے گا، جتنے نان مسلم کرسچن تھے وہ سب ان کے ہاتھ پہ اسلام قبول کریں گے، اور جیوز کے ساتھ ان کا مقابلہ ہوگا، پھر جو کیا بولتے ہیں اس کو یہود کا انتظار، مسیح دجال، دجال نکلے گا جو یہود کا لیڈر ہے، پھر دجال جو ہے وہ حضرت عیسیٰ کے سامنے مرے گا خود، نمک میں پانی میں جیسے پانی میں نمک کھلتا ہے اس طرح اس کا انتقال ہوگا۔ یہ بڑا دلچسپ ٹاپک ہے، اگر آپ اس پہ اور سننا چاہیں تو قرب قیامت کی علامت ایک بک ہم نے پڑھائی تھی جو یہی اقبال سیریز کی، اقبال تفہیم السنہ سیریز کی، تو اس میں یہ ساری نشانیاں آتی ہیں، پڑھ کے اتنا مزہ آتا ہے اور بلکہ ایک دم ایکسائٹمنٹ ہونے لگتا ہے کہ پتہ نہیں جب یہ سب ہوگا تو کیا ہوگا۔ تو حضرت عیسیٰ آج بھی زندہ ہے، ذرا امیجن کریں کیسا لگتا ہے۔ میں کبھی کبھی آسمانوں پہ جب جہاز جاتا ہے نا تو اس کے اوپر اور دیکھتی ہوں کہ کہیں شاید عیسیٰ نظر آ جائیں، لیکن یہ تو ایک ہمارا اپنا خیال ہے نا۔ پھر آپ کبھی دیکھیں کہ کرسچنز نے بعض دفعہ بادلوں کے اندر حضرت عیسیٰ کی شبی بھی بنائی ہوتی ہے، تو ہمارا ایمان قرآن سنت کے مطابق ہونا چاہیے، اور کبھی بھی یہ نہ کہیں کہ جیزس جو ہیں وہ تمہارے نبی ہیں، بلکہ یہ بولیے کہ جیزس ہمارے نبی ہیں اور ہم ان سے بہت پیار کرتے ہیں۔ پھر اس کے بعد وَإِن مِّنْ أَهْلِ الْكِتَابِ، اور اہل کتاب میں کوئی ایسا نہ ہوگا، یہ دیکھیں اب کتنی بڑی خبر ہے، اس پہ غور کیجیے گا، اور اہل کتاب میں سے کوئی ایسا نہ ہوگا جو اس کی موت سے پہلے اس پر ایمان نہ لے آئے۔ بعض کہتے ہیں حضرت عیسیٰ کے آنے پر جتنے کرسچنز ہوں گے اس وقت وہ سب مسلمان ہوں گے، اور بعض کہتے ہیں کہ دنیا میں ہی ہر عیسائی اپنی موت سے پہلے اس بات پر ایمان لے آتا ہے۔ اب یہ دونوں تفسیریں موجود ہیں، لیکن قیامت کے روز وہ ان پر گواہی دے گا۔ تو جو کام آج میں آپ نہیں کر سکیں گے انشاءاللہ حضرت عیسیٰ کے آنے پہ وہ کام ہونے لگے گا۔ پھر یہود کی ایک اور بہت بری چیز جس کا تذکرہ آپ دیکھیے تیسری دفعہ پاروں میں آ رہا ہے، فَبِظُلْمِ مِنَ الَّذِينَ هَادُوا حَرَّمْنَا عَلَيْهِمْ طَيِّبَاتٍ أُحِلَّتْ لَهُمْ، بس اس غرض ان یہودی بن جانے والوں، کیوں یہودی بن جانے کا لفظ آیا، اللہ نے ان کو یہودی نہیں بنایا؟ جیسے آج مسلمان مختلف فرقوں کے نام اپنے ناموں کے ساتھ لگاتے ہیں نا، تو یہود نے بھی اپنے ساتھ نام لگا دیے تھے، فرما یہ خود یہودی بنے، اللہ نے ان کو یہودی نہیں بنانا تھا۔ غرض ان یہودی بن جانے والوں کے اسی ظالمانہ رویے کی بنا پر، اس بنا پر کہ بکثرت اللہ کے راستے سے روکتے ہیں اور سود لیتے ہیں جس سے انہیں منع کیا گیا۔ ذرا ہائی لائٹ کیجیے گا آیت کو، وَأَخْذِهِمُ الرِّبَا وَقَدْ نَهُوا عَنْهُ، اتنا سا حصہ اس کو آپ ذرا بڑا سا کر کے لکھ لیں، یہ اس بات کی دلیل ہے کہ سود صرف اسلام میں حرام نہیں ہے بلکہ تورات اور انجیل میں بھی حرام تھا۔ اور بڑی دلچسپ بات ہے جو بہت کم لوگوں کو پتا ہوتی ہے کہ یہود جو حضرت عیسیٰ علیہ السلام کے دشمن ہوئے تھے نا، اور تو بہت ساری وجوہات تھیں شروع سے ہی کہ یہ ایسے ویسے، لیکن جو چیز ایک بنیادی محرک بنی تھی وہ کیا تھی، کہ حضرت عیسیٰ علیہ السلام نے دیکھا کہ ان کے مذہبی رہنما اپنی مسجد کہہ لیجئے یا جو بھی اس وقت بیت المقدس تھا، وہاں بیٹھ کے سود کا لین دین شروع ہو گئے تھے۔ تو حضرت عیسیٰ علیہ السلام نے آ کر ان کو نصیحت کی کہ تم نے اللہ کے گھر کو سود کا گھر بنا رکھا ہے، تم یہاں بیٹھ کر سودی دین لین دین کرتے ہو، جس سے پھر ان کو غصہ آیا۔ انہوں نے کہا اب یہ شخص جو ہے نا یہ ہمارے مالی معاملات میں بھی بولنے لگ گئے، اس کا مطلب کہ اس کو راستے سے ہٹا دو۔ اس وجہ سے پھر یہ حضرت عیسیٰ کے دشمن ہوئے، وقت کے بادشاہ کو ساتھ ملایا اور ان کو سولی پہ چڑھانے کا فیصلہ کر دیا۔ آج اس قوم کی کہنا چاہیے کہ رگ رگ میں سو گھسا ہوا جس کو اللہ تعالیٰ کہتے ہیں واخذہم الربا. یہاں میں ایک چھوٹی سی بات کر کے اداس ہو رہی ہوں اور وہ کہہ کہ آج ہم پچھلی قوموں کے قصے پڑھ رہے ہیں, ان کی کتابوں میں سود حرام تھا, آج ان کو دیکھ کے لگتا ہے. آج میرے ذہن میں, میرے لیے تو یہ ایک بڑی نئی بات ہے, مجھے تو آج تک یہی پتا تھا, آج سے مراجع کے جب تک یہ قرآن کی آیتیں نہیں پڑھی تھی مجھے لگتا تھا یہ تو ان کا مذہبی فریضہ ہے. جیسے ہندو کے ساتھ بھی مشہور ہے کہ وہ سود کا لین دین کرتے ہیں, ہم کہتے ہیں یہ ان کے دھرم میں ہوگا. جیسے گرل فرینڈ شپ بوائے فرینڈ شپ سوچیں تو لگتا ہے کہ کرسچینٹی میں یہ ایک مذہباً جائز ہے, لیکن جب آپ پڑھ رہے ہیں تو یہ تو فرق ہے. تو جو بات میرے لیے بہت ہی زیادہ دکھ دینے کی ہے, جو سوچ کے بھی کانپ رہی ہوں کہ کہیں کل آنے والے وقتوں میں کوئی مسلمانوں کے بارے میں بھی نہ یہ کہ جب کبھی وہ قرآن پڑھیں تو وہ کہ ارے تمہیں پتا ہے وقتنہ ہو, یہ مسلمان بھی سود لینے دینے سے روکے گئے تھے. اللہ دینا یا کلون ربا کما یقم اللہ تخبت الشیطان من المس, یہ آیت پڑھ کے وہ حیران ہوں گی, ادھر آؤ ادھر آؤ, یہ دیکھو مسلمانوں کی قرآن کتاب کا ایک صفحہ ملا ہے اس میں لکھا ہوا ہے کہ سود لینے دینے والے خبتی اور دیوانے ہوں گے, تو دیکھو یہ مسلمان تو بڑے دھڑلے سے لیتے ہیں. جب قومیں اپنے دین پر عمل چھوڑ دیتی ہیں تو پھر اصل میں دین بدنام ہوتا ہے نا, لوگوں کو کیا پتا کہ اتنا خوبصورت دین کیا. جیسے چند دن پہلے بھی یہ بات ہوئی تھی, یعنی جب دورہ قرآن کا آغاز تھا غالباً ویلکم کے دن میں شاید یہ بات ہوئی تھی کہ آج جس قرآن کو لوگ بنیاد بناتے ہیں کہ اس قرآن کی وجہ سے مسلمان اتنا زیادہ سخت ہو گئے اور ریجڈ ہو جاتے ہیں اور جو قرآن پڑھتا ہے وہ سخت ہے, تو ان کو تو قرآن کی صورتوں کے نام بھی نہیں پورے آتے. تو کہنے کا مطلب یہ کہ کتابیں جب تاکوں میں سجائی جاتی ہیں, صرف شیلفوں پہ رکھی جائیں, تو پھر وہ بس ایک نام کی کتابیں رہتی ہیں, اس کے اندر کیا لکھا ہوا ہے بہت سارے لوگوں کو نہیں پتا ہوتا. وَقْلِهِمْ أَمْوَالَ النَّاسِ بِالْبَاطِلِ, اور وہ لوگوں کے مال نہ باطل طریقوں سے کھاتے تھے. یعنی دو چیزیں ادھر بتا دی گئیں جو یہود پہ حرام تھی, سود کھانا دان سود کا لین دین اور اسی طرح سے لوگوں کے مال ناجائز طریقوں سے کھانا. ہم نے بہت سی وہ پاک چیزیں جن پر حرام کی تھی جو پہلے ان کے لیے حلال تھیں, اور تیار کیا ہم نے ان لوگوں کے لیے جو کافر ہیں دردناک عذاب, مگر ان میں سے جو لوگ پختہ علم رکھنے والے ہیں. نوٹ کریں ذرا, جو چیز کتاب کے حکموں پہ عمل کرنے میں آپ کی میری مددگار ہے وہ رسوخ فی العلم ہے. رسوخ کہتے ہیں ان ڈیپتھ اندر گھس جانا. یہ دعا کریں کہ اللہ مراد سے خون فی العلم کر دے. یاد رکھیے کہ اس پورے پارے میں آپ کو علم اور علم کے ساتھ ساتھ جو علم کو لے کر دل سخت ہو جاتا ہے اس کی بات بہت آئے گی. تو علم میں رسوخ کیا ہوتا ہے کہ جو سیکھو اس پہ عمل بھی کرو, جو سیکھو اس کو دل پہ لو, صرف دماغ کی عدالت میں نہ پیش کرو اللہ کی آیتوں کو, اپنے دل پہ لو. والمومنون, اور ایماندار ہیں وہ سب اس تعلیم پر ایمان لاتے ہیں جو تمہاری طرف نازل کی گئی اور جو تم سے پہلے نازل کی گئی. اس کے برعکس آپ دیکھیں مجاہدے کرنا, مذاکرے کرنا اور مراقبے کرنا, اور اسی طرح سے آپ دیکھیے کہ دین کے نام پر بیٹھ کر صرف تزکیے کی باتیں کرنا, وہ لوگ بعض دفعہ ان چیزوں سے نہیں بچ پاتے. اللہ تعالیٰ مجھے آپ کو صحیح معنوں میں علم حاصل کرنے کی توفیق دے, اور علم بھی کون سا, قرآن اور سنت کا علم. اسی طرح کی ایمان لانے والے اور نماز اور زکوٰۃ کی ادائیگی کرنے والے, نماز اور زکوٰۃ کی پابندی کرنے والے, اور اللہ روز آخر پر سچا عقیدہ رکھنے والے لوگوں کو ہم ضرور اجر عظیم عطا کریں گے. دیکھیں یہاں نماز اور زکوٰۃ کا اکٹھا ذکر آیا, تو ایک جملہ نوٹ کر لیں جس سے آپ کو نماز اور زکوٰۃ کی اہمیت سمجھ آئے گی. جس طرح ہمارے جسم میں دل اور پھیپھڑے یعنی ہارٹ اینڈ لنگز ہے نا, اسی طرح اسلام میں نماز اور زکوٰۃ ہے. نماز کیا ہے؟ دل ہے. اور زکوٰۃ کیا ہے؟ لنگز. دل کیا کرتا ہے؟ پمپ کرتا ہے پوری باڈی میں بلڈ سرکولیٹ ہوتا ہے. نماز کے ذریعے جب ہم دن میں پانچ بار اللہ تعالیٰ سے کمیونیکیٹ کرتے ہیں تو ہمارے دل کے اندر اللہ کی طرف سے ایک قسم کی گرمی رہتی ہے, ایمان کی حرارت ہوتی ہے. اور زکوٰۃ کیا کرتی ہے؟ پیوریفیکیشن, تزکیہ کرتی ہے, نرشمنٹ کرتی ہے. جیسے لنگز باڈی میں آکسیجن اور کاربن کو مینٹین کرتے ہیں, تو اگر نماز اور زکوٰۃ ٹھیک ہوگی نا تو باقی چیزیں ہماری انشاءاللہ خود بخود ٹھیک ہوں گی. اب پچھلی قوموں کے تذکروں کے بعد نبی صلی اللہ علیہ وسلم کی طرف اشارہ ہے, ان اوحینا الیک کما اوحینا الی نوح والنبیین من بعدہ, اے محمد صلی اللہ علیہ وسلم ہم نے آپ کی طرف اس طرح وحی بھیجی جس طرح نوح علیہ السلام اور اس کے بعد کے پیغمبروں کی طرف بھیجی تھی. ہم نے ابراہیم, اسماعیل, اسحاق, یعقوب اور اولاد یعقوب, عیسیٰ, ایوب, یونس, ہارون اور سلیمان کی طرف وحی بھیجی. ہم نے داؤد علیہ السلام کو زبور عطا کی ہم نے ان رسولوں پر بھی وہی نازل کی جن کا ذکر ہم اس سے پہلے آپ سے کر چکے ہیں، اور ان رسولوں پر بھی جن کا ذکر تم سے نہیں کیا، ہم نے موسیٰ سے اس طرح گفتگو کی جس طرح کی گفتگو کی جاتی ہے۔ لیکن یہاں پھر موسیٰ کے کلیم اللہ ہونے کا ذکر ہے، کتنا رشکار ہے آپ میں سے، آپ کو رشکار ہے اس بات پہ کہ موسیٰ سے اللہ تعالیٰ نے کلام کیا؟ کس کس کو رشکار ہے؟ تو مجھے تو آپ پہ رشکار ہے، آپ سے اللہ تعالیٰ کیا کر رہا ہے؟ بھلو کلام اللہ، موسیٰ سے اللہ نے ایک بار کلام کیا ہوگا، چار بار کیا ہوگا، میرے آپ سے تو اللہ تعالیٰ ہر بارے میں کلام کرتا ہے۔ تو قرآن پڑھتے وقت یہ سوچا کریں کہ اللہ آپ سے باتیں کر رہا ہے، اور نماز پڑھتے وقت آپ اللہ سے باتیں کر رہے ہیں۔ آپ کا اللہ تعالیٰ سے باتیں کرنے کو دل چاہے تو آپ نماز شروع کر دیں، اور اللہ کی باتیں سننے کو دل چاہے تو قرآن پڑھیں۔ اور یہ ہے القرآن و حیاتی، کس کس کا دل کرتا ہے؟ یہ ذرا اس وقت دل کی گہرائی سے ڈوب کے دعا کرتے ہیں کہ میں عربی کا قرآن پڑھوں تو مجھے سمجھ آ جائے۔ جب آپ کے سامنے آیتیں عربی میں ہوتی ہیں تو دل کرتا ہے نا کس کو ہم سمجھے، دعا کرے چند سیکنڈ اپنے لیے خشوع سے خضوع سے کہ اللہ مجھے یہ قرآن سمجھ جائے، بالکل میں اس کو عربی میں پڑھوں، عربی میں کوئی پڑھے تو مجھے اردو میں سمجھ آ رہا ہو۔ یقین کرے اگر آج یہ دعا کریں گے اگلے سال تک آپ 10-15 سپارے بھی پڑھ سکتے ہیں۔ ماشاءاللہ ہمارے پچھلے سال کے کورس میں، پر پچھلے دورہ قرآن کے بعد ایک کورس شروع ہوا تھا آن لائن پہ، 10 پارے ان کے ہو گئے، اور ایک کورس ایسا ہے جس میں 15 بھی ہو گئے۔ ڈیز دن ہے تو نیت کرتے جائیں کہ میرا آپ کا یہ تعلق رمضان کے بعد کبھی ٹوٹے نہ، بلکہ یہ ہمیشہ کا تعلق بن جائے۔ رسول مبشرین و منذرین، رسول کیا کرتے تھے اس کا تذکرہ ہے، یہ سارے رسول خوشخبری دینے والے اور ڈرانے والے بنا کر بھیجے گئے تاکہ ان کو مبعوث کر دینے کے بعد اللہ کے پاس لوگوں کے مقابلے میں کوئی حجت نہ ہو۔ کس بات کی، کس کو خوشخبری دیتے تھے نبی جی؟ نیکیاں کرنے والوں کو کہ عمل نہ کرنے والوں کو، اور کن کو ڈراتے تھے؟ مولویوں کو، دین والوں کو۔ آج ہماری سوچ الٹی ہو گئی، ہم کہتے کچھ نہ کرو بس نبی آپ کے لیے خوشخبری ہیں، اور نبی نے بڑے بڑے رحیم تھے، تو خوشخبری اور ڈراوا ساتھ ساتھ ہے۔ اچھے کام کرو گے تو خوشخبریاں، برے کام کرو گے تو ڈراوے۔ وکان اللہ عزیزن حکیما، اور اللہ تعالیٰ غالب اور حکمت والا ہے، اس کی حکمتیں اللہ ہمیں بھی عطا کرے۔ لوگ مانتے نہیں تو نہ مانے، یعنی لوگ نہیں مانتے تو نہ مانے، مگر اللہ گواہی دیتا ہے کہ جو کچھ اس نے تم پر نازل کیا ہے، اس علم سے نازل کیا ہے، اور اس پر ملائکہ بھی گواہ ہیں، اگرچہ اللہ کا گواہ ہونا بالکل کفایت کرتا ہے۔ جو لوگ اس کو ماننے سے خود انکار کرتے ہیں اور دوسروں کو اللہ کے راستے سے روکتے ہیں، وہ یقیناً گمراہی میں بہت دور نکل گئے۔ اس طرح جن لوگوں نے کفر اور بغاوت کا طریقہ اختیار کیا اور ظلم و ستم پر اتر آئے، اللہ ان کو ہرگز معاف نہ کرے گا، اور انہیں کوئی راستہ سوائے جہنم کے راستے کے نہ دکھائے گا جس میں وہ ہمیشہ رہیں گے۔ اللہ کے لیے کہ کوئی مشکل کام نہیں، دل کی گہرائی سے کہی اللہ ملا تجلنا منہم، اے اللہ ہمیں دور سے بھی جہنم نہ دکھانا۔ دیکھیے یہاں تو گرمی بھی نہیں پڑتی، پھر بھی ہم گرمی کی بات کرتے ہیں۔ پاکستان کی گرمی ضرب المثل بن رہی ہے، مکہ کی، عرب کی گرمی کتنی ہے، آپ سوچیے ذرا جہنم کی گرمی کیسی ہوگی۔ کیا آپ کے میرے دل میں ان لوگوں کے لیے تڑپ نہیں آتی کہ جو ہمارے سامنے غلط کام کرتے پھرتے اور ہم ان کو نہیں روک پاتے؟ کیا وجہ ہے؟ ہمارے دل اتنے سخت ہو گئے کہ ہم لوگوں کو اللہ کے دین کی دعوت نہیں دیتے کہ چلو جی ٹھیک ہے خود ہی بھگتیں گے، جائیں گے آگ میں؟ نہیں، دل سے کہیے اللہ کسی کو آگ میں نہ ڈالنا، نہ مجھے نہ کسی اور کو۔ یا ایھا الناس قد جاءکم الرسول بالحق من ربکم، اتنی پیاری آیت ہے، اتنے پیار سے اللہ اپنے نبی کی طرف مجھے آپ کو بلاتا ہے، پوری انسانیت کو بلاتا ہے۔ ذرا آپ اس آیت کو نظر میں رکھیں اور ساری دنیا کے اوپر ایک نظر ڈالیں، گلوب پہ نظر کی صورت میں، اور اس آیت کو سمجھیں۔ لوگو، یہ رسول تمہارے پاس تمہارے رب کی طرف سے حق لے کر آ گیا ہے، ایمان لے آؤ، یہی تمہارے حق میں بہتر ہے۔ اور اگر انکار کرتے ہو تو جان لو کہ آسمانوں اور زمین میں جو کچھ ہے سب اللہ کا ہے، اور اللہ علیم بھی ہے اور حکیم بھی ہے۔ سچ بتائیں جتنے پیار سے قرآن یہ دعوت دے رہا ہے، میں نے اور آپ نے بھی دی کبھی لوگوں کو؟ دیکھیں اس آیت کو پڑھ کے تو ایسے دل پگھل رہا میرا، ایسے لگتا ہے اللہ تعالیٰ ساری انسانیت کو کہہ رہا ہے بس بچنے کا ایک راستہ ہے، محمد رسول اللہ صلی اللہ علیہ وسلم کو مان لو۔ آ جاؤ نا، مان لو، آمینو، ایمان لے آؤ، ڈرتے کیوں، جھجکتے کیوں؟ کیونکہ جب اللہ کے نبی کی طرف لوگوں کی نظر لگے گی نا، پھر آپ دیکھیں کہ ان کو دین کا صحیح راستہ سمجھ آئے گا۔ اور کیا آج میں اور آپ جو مسلمان ہو چکے اور اللہ کے نبی کی زندگی، آپ کی خوشی نہ خوشی، آپ کی پسند نہ پسند سے بے نیاز ہو گئے، کیا ان کو اس آیت پہ عمل کرنے کی ضرورت نہیں ہے؟ تو اللہ کے نبی ہمارے لیے ایک رحمت ہے. دعا کیجئے کہ اللہ تعالیٰ ہمیں اپنے نبی کی طرح لوگوں کے لیے رحمت بنا دے. اب پہلے انبیاء کی آئے, بنی اسرائیل کی طرف بہت سارے نبی آئے, لیکن ان کا مسئلہ کیا تھا؟ نبی صلی اللہ علیہ وسلم کی ایک حدیث ہے, آپ نے فرمایا کہ لوگوں میرے بعد تم میرے ساتھ وہ نہ کرنا جو نصارہ نے عیسیٰ کے ساتھ کیا یا بنی اسرائیل نے کیا, کیا کہ وہ اپنے انبیاء کی قبروں کو میلہ بنا لیتے تھے اور ان کے بارے میں غلوف کرتے تھے. کیسے؟ آج آپ دیکھیے کہ عیسیٰ علیہ السلام کو لوگ جو خدا کہتے ہیں یہ کیا ہے؟ غلوف کا لفظ آ رہا ہے, ایگزیجوریشن, کسی کو اس کے مقام سے بڑھا دینا یا گھٹا دینا. اب اس کا تذکرہ یہاں بھی اور سورت الانعام میں بھی آگے آئے گی. آیت تھوڑے سے لفظوں کے فرق سے کیا فرمائیے؟ اہل الکتاب لا تغلو فی دینکم, اے اہل کتاب اپنے دین کے معاملے میں غلوف نہ کرو. غلوف کیا ہے؟ ایگزیجوریشن, افراد اور تفرید. مثلاً عیسیٰ علیہ السلام کون تھے؟ اللہ کے بندے تھے, اس کو اللہ کا بیٹا کہہ دیا, خدا ایک ہے, تین کہہ دیے. اسی طرح آج دیکھیے کہ ان کو دین میں, جیسے بنی اسرائیل نے یہ کچھ کیا جیسس گاڈ کے نام پہ, پھر ان کے معجزات اللہ کے حکم سے تھے, لیکن وہ حضرت عیسیٰ کا ہی کمال سمجھ لیا, کہا اللہ کی طرف حق کے سوا کوئی بات منسوب نہ کرو. مسیح عیسیٰ ابن مریم اس کے سوا کچھ نہ تھے کہ وہ اللہ کا ایک رسول تھا اور ایک فرمان تھا جو اللہ نے مریم علیہ السلام کی طرف بھیجا, اور ایک روح تھی اللہ کی طرف سے جس نے مریم کے رحم میں بچے کی شکل اختیار کی. بس تم اللہ اور اس کے رسولوں پر ایمان لاؤ اور نہ کہو کہ تین ہیں. ہائی لائٹ کیجیے کہ ثلاثہ, یہ ہے ٹرینیٹی. پوری دنیا میں آج ٹرینیٹی کا غلبہ لگتا ہے. قرآن کیا کہہ رہے؟ ولا تقولوا ثلاثا, تم تین خداؤں کی بات نہ کرو. انتہو, اس سے باز آ جاؤ. انتہو, رک جاؤ, سٹاپ ہیئر پلیز, ڈونٹ ڈو دس اگین. کیوں؟ خیر لکم, یہ تمہارے حق میں بہتر ہوگا. پھر کیا کرو؟ انما اللہ الہ واحد, اللہ تو بس ایک ہے. سبحانہ, وہ بالا تر ہے. این یکون لہ ولد, اس بات سے کہ اس کی کوئی اولاد ہو. زمین و آسمان کی ساری چیزیں اس کی ملک ہیں, اور ان کی کفالت اور خبرگیری کے لیے بس وہی کافی ہے. کتنا کلیئر کٹ میسیج ہے اسلام کا کہ جیزس اللہ کے نبی تھے, بندے تھے, خدا ایک ہے, تین کا کوئی تصور نہیں ہے. آگے آپ پڑھیں گے سورت مائدہ کے آخر میں کہ یہ تین پھر کیسے ہو گئے, پھر وہیں آپ ڈیٹیل دیکھیے گا. لیکن اب یہاں حضرت عیسیٰ کا عقیدہ کیا تھا, ان کا مسلک کیا تھا, ان کی سوچ کیا تھی, اس کا ذکر ہے. لَن يَسْتَنْكِفَ الْمَسِيحُ أَنْ يَكُونَ عَبْدًا لِلَّهِ, عیسیٰ علیہ السلام نے تو کبھی اس بات کو آر نہیں سمجھا, یعنی ان کو یہ بات کبھی بری نہیں لگی کہ وہ اللہ کے ایک بندے ہوں, یعنی وہ خود کو اللہ کا ایک بندہ سمجھتے تھے. اور نہ مقرب ترین فرشتے اس بات کو اپنے لیے آر سمجھتے ہیں. اگر کوئی اللہ کی بندگی کو اپنے لیے آر سمجھتا اور تکبر کرتا ہے, تو ایک وقت آئے گا جب اللہ سب کو گھیر کر اپنے سامنے حاضر کرے گا. اس وقت وہ لوگ جنہوں نے ایمان لا کر نیک طرز عمل اختیار کیا ہے, اپنے اجر پورے پورے پائیں گے, اور اللہ اپنے فضل سے ان کو مزید اجر عطا فرمائے. اور جن لوگوں نے بندگی کو اور سمجھا اور تکبر کیا, ان کو اللہ تعالیٰ دردناک سزا دے گا. اور اللہ کے سوا جن جن کی سرپرستی اور مددگاری پر وہ بھروسہ رکھتے ہیں, ان میں سے کسی کو بھی وہاں نہ پائیں گے. ذرا سوچئے, ذرا کتنی بڑی بات ہے. آپ دیکھیے کہ کیا میں آپ کسی ماحول میں عبادت کو برا سمجھتے ہیں؟ حضرت عیسیٰ اللہ کے بندے ہیں, ان کو اللہ کی عبادت میں کبھی بھی کوئی ایر نہیں ہوگا. ہم کیا کرتے ہیں؟ ہائے اب میں یہاں نماز پڑھوں. اپنے آپ سے پوچھئے کہ میں کسی محفل میں, کسی خاص ماحول میں عبادت کرنے کو برا سمجھتی ہوں؟ مثلا آپ بچیاں ہیں, آپ سکولوں میں جاتی ہوں گی, کالجز میں بھی آپ جاتے ہوں گے, یونیورسٹیز میں بھی آپ جائیں گے, یا کچھ جاتے بھی ہوں گے. کیا وہاں ظہر کا وقت آ جائے تو آپ کو نماز نہیں پڑھنی چاہیے؟ کیا آپ کو شرم آتی ہے نماز پڑھتے ہوئے؟ کیا آپ کو اس بات کی اجازت لیتے ہوئے مینجمنٹ سے کہ جی ہماری نماز نکل جائے گی, سردیوں میں تو اثر بھی چلی جائے گی اگر آپ نہیں پڑھیں گے, اور آپ جا کے گھر میں پڑھیں گے؟ نہیں, آیتیں آپ کے سامنے ہیں. جو اللہ کی عبادت کرتے وقت کسی جگہ شرما گیا, اللہ تعالیٰ کہہ رہے ہیں پھر میں اس کو پوچھ لوں گا. جب جہاں اللہ کا حکم آ جائے اس کو مانیے. اسی طرح میں شادی میں نماز پڑھوں, اب میں نے میک اپ کیا ہوا تو میں نماز پڑھوں, اب میں یہ کروں میں وہ کروں. اب دیکھیں سب سے بڑا ایک موقع تو ہمارے لیے شادی بیاہ ہوتے ہیں نا. ایک واقعہ, سچا واقعہ عرب ملکوں کا کہیں ہوا تھا کہ ایک بچی جب پوری آرائش کے ساتھ سجا بن کے آ گئی تو مغرب کا وقت ہوا, اس نے کہا اپنی ماں سے کہ میں تو نماز پڑھوں گی. تو ماں نے کہا یہ کوئی نماز پڑھنے کا وقت ہے؟ تم تو شادی دلہن بنی ہوئی ہو, اتنا میک اپ کیا ہوا ہے. اس نے کہا جو مرضی ہو کہ میں تو پڑھوں گی. کہا اچھا اچھا چلو پڑھ لو, جلدی سے پڑھو, خراب نہیں کرنا کپڑے. کہنے لگی میرا تو وضو ہی نہیں ہے. اب تو ماں کی جان ہی چلی گئی ہوگی کہ کیا بنا. اس نے کہا کہ تم وضو کرو گی؟ اس نے کہا جو مرضی ہو. مجھے اللہ کو دکھانا ہے. کہنے لگی اپنے شوہر کو کیا شکل دکھاؤ گی؟ کہا تو میں اللہ کو کیا شکل دکھاؤں گی. خیر اس لڑکی نے وضو کیا, نماز پڑھی, اور آپ کہتے ہیں نماز کے بعد جب اس کو ہال کی طرف لا رہے تھے ایک دم وہ گری, اس کا دل بند ہوا, مر گئے. اب اگر اس نے وہ مغرب نہ پڑھی ہوتی تو شوہر کو تو نہیں ملی, اللہ کے پاس تو پہنچ گئی نا. تو ہمیشہ آج اپنے لیے نیت کریں, جب نماز کا وقت آ گیا, جہاں آ گیا, جو میرے رب کا حکم ہے میں مانوں گی. میں لوگوں سے نہیں ڈرتی. اب دیکھیے پھر اسی میں آپ اسلامک اٹائر دیکھیے, اپنا مسلم حال حلیہ دیکھیے, آپ کو شرم آتی ہے بہر بھائی میں؟ آپ کو حجاب پہن کر اسکول میں جانے میں شرم آتی ہے؟ کیوں, عیسیٰ کو تو نہیں آتی, فرشتوں کو تو نہیں آتی. اس لیے کہ بعض لوگوں کو ٹانگیں کھلی چھوڑ کے آتے ہوئے شرم نہیں آتی, بعض کے بازو کھلے ہوتے ہیں ان کو شرم نہیں آتی. تو آپ کو پہنتے ہوئے کیوں شرم آتی ہے؟ اپنے اندر یہ کانفیڈینس لائیں, وی آر پراؤڈ ٹو بی مسلم, ہم اللہ کے بندے ہیں, ہم اللہ سے لیتے, اللہ کھلاتا, اللہ پلاتا, سر میں درد ہوگی تو اللہ نے ٹھیک کرنی ہے, لوگ مجھے کیا دیتے ہیں. تو اپنا کانفیڈینس لائیں. بلکہ آپ لوگ جو یہاں کی یوتھ ہے اس ملک میں آپ یہ مثالیں بنیں, پیار سے, اچھے طریقے سے, ایک آرگنائز طریقے سے اپنے اداروں کی جو مینجمنٹ ہے ان تک جائیں, ان سے اپنی نماز کی جگہ لیں. آپ دیکھیں گے کہ مذہب کے نام پہ کوئی آپ کو نہیں روک سکتا. شرط یہ ہے کہ آپ اگریسو نہ ہوں, آپ اچھے طریقے سے ان کو پیش کریں. اور جب آپ میں کہیں بھی کھڑے ہوں گے تو آپ دیکھیں گے کہ لوگوں کے دل پر اس کا اثر آتا ہے. تو عبادت کے معاملے میں کبھی کسی کی نہ مانیں. اور پھر آگے اتنی پیاری آیت ہے, یا ایھا الناس قد جاءکم برہان من ربکم, لوگوں تمہارے رب کی طرف سے تمہارے پاس دلیل روشن آ گئی ہے. وانزلنا الیکم نورا مبینا, اور ہم نے تمہاری طرف ایسی روشنی بھیج دی ہے جو تمہیں صاف صاف راستہ دکھانے والی ہے. یہ کون سی روشنی ہے؟ یل قرآن حیاتی ہے, یہ میری زندگی ہے. یہ قرآن حقیقت میں آپ کی ایک ٹارچ لائٹ ہے. آپ دیکھیے جو لوگ گاڑی میں بیٹھتے ہیں نا, تو گاڑی کے آگے لائٹس لگی ہوتی ہے نا, تو اندھیری روڈ پہ بھی ان کو راستہ دکھتا ہے. میں اور آپ جب اسلام کی گاڑی کے اندر بیٹھ جاتے ہیں نا, تو ہمیں اسلام کے قوانین اور اسلام کے رولز اینڈ ریگولیشنز راستہ دکھاتے ہیں. لیکن کوئی اپوزٹ ایج سے آ رہا ہوگا نا, تو اس کی آنکھوں میں یہ لائٹ پڑتی ہے تو اس کی آنکھیں چندھیا جاتی ہیں. اسی طرح جب اینٹی اسلام لوگ قرآن اسلام کو دیکھتے ہیں نا, تو ان کی آنکھیں چندھیا جاتی ہیں. وہ کہتے ہیں سو ڈسکریمنیشن, سو ریلیجس, سو یہ وہ. تو اللہ تعالیٰ کہتے ہیں یہ روشنی ہے, یہ تمہیں زندگی میں جینے مرنے کا سبق دکھائے گی. اب جو لوگ اللہ کی بات مان لیں گے اور اس کی پناہ ڈھونڈیں گے, ان کو اللہ اپنی رحمت اور اپنے فضل و کرم کے دامن میں لے لے گا اور اپنی طرف آنے کا سیدھا راستہ ان کو دکھا دے گا. دعا کیجئے اللہ ہمیں اپنی رحمت میں لے لے. آمین. اے اللہ ہمیں اپنے فضل و کرم کے دامن میں لے لے. آمین. اور اللہ ہمیں اپنی طرف آنے کا راستہ دکھا. آمین. اے مالک ہم بھٹک رہے ہیں, یا اللہ ہم نے بڑی دنیا بھٹک بھٹک کے گزار دی, اب تو ہمیں اپنا راستہ دکھا. دیکھیے آپ کا کوئی اسکول ڈھونڈ رہا ہو, کبھی ادھر جائے کبھی ادھر جائے, ادھر سے انٹرس ہے ادھر سے جانا ہے, کتنا اس کو غصہ آئے گا, ہائے کتنا افسوس ہوگا میرا وقت ضائع ہو رہا ہے, پتا نہیں بےچارا کب پہنچ سکے. اور اگر کوئی ایک بندہ اس کو راہ چلتا دیکھے, کہاں جا رہے ہو, ادھر آؤ میں تمہیں راستہ دکھاؤں, اور بغیر وقت ضائع کیے وہ سیدھے ادھر پہنچ جائے, کتنا بڑا محسن ہوتا اس کا. اسی طرح وہ لوگ جو آپ کو راستوں کی طرف بلاتے ہیں, جو آپ کو فون کالز کرتے ہیں, جو آپ کو میسج کرتے ہیں, جو کہتے ہیں آئیے ذرا ایک دفعہ سنیے, آپ کے وہ محسن ہیں. دعا کیجئے کہ اللہ ہمیں ایسے محسنوں کی قدر کی توفیق عطا فرمائے. اب آخری آیتیں ہیں سورت کی. پہلے شروع میں وراثت کے کچھ باتیں آئی تھیں, اب تھوڑا سا ایک حکم رہ گیا تھا اس کا ذکر ہے. لوگ تم سے کلالہ کے متعلق فتویٰ پوچھتے ہیں, کہو اللہ تمہیں فتویٰ دیتا ہے. دیکھیے اللہ تعالیٰ کتنے کنسرنڈ ہیں ہمارے معاملات میں, اور خاص طور پہ وراثت کے معاملات میں. آپ سب بہنوں کو کہوں گی کہ وراثت کا علم سیکھیے, کیونکہ آج ہمارے ملکوں میں وراثت کے موضوع پہ بہت کمی بیشی ہیں. بیٹیوں کو حصہ نہیں دینا, بہنوں کو نہیں دینا, ہم نے اپنی ساری جائیداد ایک بھائی کے نام لکھ دی ہے, پھر کوئی ہماری جائیداد پہ قبضہ کر گیا, یہ ہو گیا, یہ سب چیزیں اللہ کے دین کے خلاف ہے. ایک دفعہ اس قانون کو سیکھ لیں, اس کو اپلائی کریں, جب چیز آپ کی ہو گئی آپ جس کو مرضی دے دیجئے. تو یہ بھی ایک پورا علم ہے, اس کو علم الفرائض کہتے ہیں. اللہ تعالیٰ ہمیں اس کو سیکھنے والا بنا دے. اگر کوئی شخص بے اولاد مر جائے اور اس کی ایک بہن ہو, تو وہ اس کے ترکے میں سے نصف پائے گی, اور تو اس کی بہن ہو وہ اس کے ترکے میں سے نصف پائے گی. اور اگر بہن بے اولاد مرے اور بھائی اس کا وارث ہو، اگر میت کی وارث دو بہنیں ہو تو وہ ترکے میں سے دو تہائی کی حصے دار ہوں گی، اور اگر کئی بھائی بہنیں ہو تو عورتوں کا کہرا اور مردوں کا دوہرا حصہ ہوگا۔ اللہ تعالیٰ تمہارے لیے احکامات کی وضاحت کرتا ہے تاکہ تم بھٹکتے نہ پھرو، اور اللہ ہر چیز کا علم رکھتا ہے۔ آج آپ دیکھیے کہ بہت سارے لوگ ویسٹ میں اس خوف میں رہتے ہیں کہ اگر ہم نے اپنی ول نہ لکھی تو مرتے ہی ہمارے ساتھ کیا ہوگا۔ یہاں کا ناروے کا مجھے ابھی نہیں پتا، لیکن امریکن لا کے مطابق اگر کوئی مرنے سے پہلے اپنی ول وصیت کو کہتے ہیں، اگر اپنی ول نہیں لکھے گا نا تو پھر ساری اس کی جائیداد جو ہے وہ حکومت لے لے گی اور پھر چرچ کو چلی جاتی ہے۔ اس لیے لوگ پہلی فرصت میں اپنی ول لکھتے ہیں کہ کہیں ہمارا مال دوسروں کو نہ چلے، ایون بچوں تک کا لکھنا پڑتا ہے کہ خدا نہ خاصہ شوہر اور بیوی دونوں کا انتقال اگر ہو جائے تو پھر کس کو ملیں گے وہ بچے۔ اگر کسی نے اپنے بچے نہیں لکھے تو گورنمنٹ جس کو چاہے مرضی دے دے۔ اللہ نے میرے آپ کے لیے کتنے خوبصورت انتظامات کیے، کتنے اچھے طریقے سے مجھے آپ کو یہ سکھا دیا کہ دیکھو تمہارا سارا کچھ لکھا ہوا ہے، اور آپ دیکھیں کہ مجھے آپ کو اس چیز کا بھی شوق ہونا چاہیے کہ ہم کس طریقے سے اللہ کی اس بانٹ پر راضی ہوں۔ کوئی انسان اتنی جمع تفریق زبر زیر کر کے حصے دے نہیں سکتا جو اللہ نے دیے ہیں۔ تو جو اللہ تعالیٰ دوسروں کے مال کے معاملے میں اتنا سنجیدگی سے بات کرے، آپ بتائیے زندگی میں کسی کا مال ناحق طریقے سے کھانا پھر درست ہوگا؟ تو ہم اللہ تعالیٰ سے یہ دعا کرتے ہیں کہ وہ بہترین طریقے سے ہمیں اس کی توفیق عطا فرمائے۔ اب یہاں پہ سورۃ مائدہ شروع ہوتی ہے، تھوڑی سی چیزیں سورۃ مائدہ کے ناطے سے بھی آپ کے سامنے رکھوں گی کہ کس طریقے سے یہ سورۃ احکامات سے بھی بھری ہوئی ہے اور یا ایھا الذین آمنو کی آوازوں سے بھری ہوئی ہے۔ لفظ تقوی اس کے اندر بھرپور طریقے سے آتا ہے۔ لفظ مائدہ جو ہے دسترخوان کو کہتے ہیں، فوڈ کلاتھ یعنی ڈائننگ ٹیبل کہہ لیجیے۔ اس میں ایک قوم کے اللہ کی طرف سے کھانا مانگنے کا تذکرہ تھا، اسی کا تذکرہ اس صورت میں آتا ہے۔ تو اس احکامات میں اس کا بڑا گہرا حصہ ہے، اس کے بارے میں یہاں تک آتا ہے کہ اپنے مردوں کو سورۃ مائدہ سکھاؤ۔ کیوں سکھاؤ؟ کیونکہ اس کے احکامات سن کر واقعی انسان کا پھر اس پہ عمل کرنے کو دل چاہتا ہے۔ اس کے اندر اگر آپ دیکھیں تو اللہ تعالیٰ نے ہمیں شروع میں احکامات جو سکھائے ہیں وہ کیا ہیں کہ آپ اور میں اس کے حلال اور حرام کو سمجھیں۔ یعنی آپ یہ کہہ سکتے ہیں کہ سورۃ مائدہ کے اندر حلال اور حرام کی باتیں، جس میں کھانے پینے کی بھی چیزیں ہیں اور تعلقات ہیں۔ اسی سورت کے اندر غیر مسلم عورتوں کے ساتھ مسلمان لڑکوں مردوں کی شادی کا موضوع بھی آتا ہے۔ اہل کتاب عورت جس کو آپ کتابیہ کہتے ہیں اس کا تذکرہ بھی اسی میں آتا ہے۔ اور اسی طرح سے پھر اس میں کھانوں کی بات ہے کہ کیا ہم نان مسلم کا کھانا یا ان کے ساتھ کھانے کھا سکتے ہیں کہ نہیں کھا سکتے ہیں۔ پھر اسی طرح سے آپ دیکھیے کہ اس کے اندر جو 6 ٹوٹل اس کے حصے بنتے ہیں، ٹوٹل 120 آیتیں ہیں، آیت نمبر 1 سے لے کر 11 1-11 ورسز جو ہیں تکمیل شریعت کے احکام، کیونکہ اللہ نے ہمیں بتا دیا کہ دین پورا ہے تو کیا پورا ہے، کیسے پورا ہے اس کا تذکرہ۔ پھر آیت نمبر 12 سے لے کے 32 میں یہود اور نصارہ کے خلاف فرد جرم ہے اور ان کو نصیحت کی جا رہی ہے کہ ڈونٹ ڈو دس اگین۔ پھر آیت 33 سے 50 تک اللہ تعالیٰ نے جو اسلامک لاز بنائے ہیں اور اللہ تعالیٰ کی حاکمیت ہے اور قصاص وغیرہ کے احکامات ہیں۔ پھر آیت 51 سے 86 میں یہود اور نصارہ کے جرائم اور مسلمانوں کو ہدایت ہے۔ اس کے بعد آیت 87 سے 108 تک ڈفرنٹ مسلینیس احکامات ہیں، یعنی جس میں چھٹوڑی باتیں ملتی ہیں آپ کو، اور آخر میں پھر 109 سے لے کے 120 تک کرسچینز کو اسلام کی دعوت ہے۔ اور اسی میں آپ وہ خوبصورت موضوع پڑھیں گے کہ حضرت عیسیٰ سے لوگوں نے جب مائدہ کا مطالبہ کیا تھا تو کیا ہوا تھا، کیسے ہوا تھا۔ اور آپ دیکھیں گے کہ سورۃ مائدہ کے اندر پچھلی صورتیں بقرہ، آل عمران اور سورۃ نساء میں جس طرح نان مسلم کو اسلام کی دعوت دی گئی تھی، سورۃ مائدہ میں یہ بہت شدت سے آپ کو ملے گی۔ پیچھے سورۃ نساء میں خاندانی قوانین زیادہ تھے، سوشل لائف تھی، لیکن مائدہ میں عدالت یعنی مسلم گورنمنٹ یا مسلم لاز کیا ہوتے ہیں، یعنی آپ کہہ لیجئے کہ اسلامک سزائیں وغیرہ، اس کا تذکرہ زیادہ ملے گا۔ آئیے ہم اس کو اپنے لیے لیتے ہیں، بڑی خوبصورت صورت ہے، اس میں تقوی کا لفظ بہت جگہ آئے گا، یا ایھا الذین آمنو کی پکار بہت دفعہ ہے، اور اس میں اللہ تعالیٰ چاہتے ہیں کہ مسلمان عمل کر لیں تاکہ اللہ تعالیٰ کی پکڑ سے بچ جائیں، اور اللہ تعالیٰ مجھے آپ کو اس کی توفیق عطا فرمائے۔ آئیے شروع کرتے ہیں ترجمے کے ساتھ۔ بسم اللہ الرحمن الرحیم۔ या अय्युहल लजीना आमनु औफू बिल उकूद, ए लोगों जो ईमान लाए हो बंदिशों की पूरी पाबंदी करो। सूरत का आगाज देखिए कितनी स्ट्रॉन्ग आयत से है कि वादों को पूरा करो, अहदों को पूरा करो। हकीकत ये कि ईमान वाले की पूरी जिंदगी ही पाबंद जिंदगी होती है। इस्लाम पाबंदी किस तरह की लगाता है, वो पाबंदी जिसके बाद आप और मैं अल्लाह ताला की नजरों में बड़े हो सके। कुछ अहद ऐसे होते हैं जो किसी डॉक्यूमेंटेशन में होते हैं, जिसको आप क्या कहते हैं, डॉक्यूमेंटेशन है, या अहद किया, या आपने किसी के साथ एग्रीमेंट किया। लेकिन कुछ अहद ऐसे भी होते हैं कि जिसमें कुछ भी नहीं होता, वो होते हैं कि जिसको मैंने आपने अपने तौर पे मानना होता है। किस एंगल से मानना होता है, उसको मानते हुए मुझे आपको इस चीज की कोई लिखत पढ़त नहीं होती। मसलन देखिए, एक बच्चा दुनिया में आता है, कभी बच्चे के बारे में माँ बाप को फोर्स किया जाता है कि इसको तुमने जरूर पालना। बच्चे बड़े, माँ बाप, बच्चे अपने माँ बाप की खिदमत करते हैं, कहाँ लिखा हुआ यह है? किस दिन बैठकर आपके अपने पेरेंट्स के साथ सिग्नेचर्स हुए थे कि आज बचपन में हम तुम्हें पाल रहे हैं, बड़े होंगे तो तुमने हमें पालना है? कुछ अहद जो होते हैं ये फितरत में गुंदे होते हैं। अल्लाह ताला इंसानों के दिलों में ये चीजें डाल देता है कि तुमने इसको करना है। इसको अखलाकी वादे भी किए जाते हैं, फितरत के वादे हैं। फिर इसी तरह से आप देखिए कि अगर जिंदगी में पाबंदियां ना हो तो एक इंसान कभी भी कामयाब जिंदगी बसर नहीं कर सकता। बार दफा हालात ऐसे होते हैं कि एक इंसान को पाबंदियां मुश्किल लगती हैं, क्योंकि आज के दौर में ये बहुत ज्यादा मिथ है, मिथ समझते हैं, एक सोच है, ख्याल है कि इस्लाम बड़ा सख्त दीन है। और मैं ये बच्चियों के लिए बात खास तौर पर करूंगी कि बार दफा जब वो अपनी नॉन मुस्लिम फ्रेंड्स को बाहर आते जाते देखें, वो तो बड़ी आजाद है, उनको तो पेरेंट्स मना भी नहीं करते, वो तो गर्लफ्रेंड बॉयफ्रेंडशिप भी हो सकती है और कपड़े भी ऐसे पहने, तो हमारे ऊपर क्यों मुश्किल है? तो मैं उसका आपको जवाब दूंगी कि बस दफा हम ये सोचते हैं कि हमें क्यों कोई रोकता है, या हम पे इतनी पाबंदी क्यों है। आप देखिए कि किस चीज की हिफाजत की जाती है, कीमती चीज की ना। एक चीज होती है बहुत कीमती है, डायमंड्स है, मोस्टली लोग उसको बैंकों में रख देते हैं। इसके बरक्स जो जरकोन या कांच की चूड़ियां या नकली जेवर है वो बाहर ड्रॉजों में पड़ा होता है। जो इंसान अपने आप को कीमती समझता है वो इस्लाम की लगाई हुई पाबंदियों पे खुशी महसूस करता है, वो कहता है कि मेरे अल्लाह ने मुझे चूंकि कीमती समझा तो मैं लूंगा। लेकिन जो अपने आप को गिल्ट मिले वो क्या कहेगा, इस्लामिक कैद है। तो खुश होना चाहिए, अगर माँ बाप आपको किसी बात पे रोक टोक करे खुश होइए, अल्हम्दुलिल्लाह माँ बाप मौजूद है, उन्होंने मना किया। अगर शौहर कोई जायज पाबंदी लगाते हैं उस पर भी खुश हो जाइए, क्योंकि अल्लाह ने कहा कि तुम अपनी इन बंदिशों को पूरा करो। इसके बाद हलाल हराम की कुछ चीजें जिनका ताल्लुक गोश्त के साथ है, और हिल्लत लकुम बहीमतुल अनाम इल्ला मा युतला अलैकुम, तुम्हारे लिए मवेशी की इकसाम के सब जानवर हलाल किए गए सिवाय इनके जो आगे चलकर तुमको बताए जाएंगे। लेकिन अहराम की हालत में शिकार को अपने लिए हलाल न करो। इन्नल्लाह यहकुमु मा युरीद, बेशक अल्लाह ताला जो चाहता है वो हुक्म देता है। या अय्युहल्लज़ीना आमनु ला तुहिल्लु शाइरल्लाहि वलल शहरल हराम, ए लोगो जो ईमान लाए हो खुदा परस्ती की निशानियों को बेहुरमत न करो। या शायर इल्ला की लफ्ज़ है, तो इसको आप देखिए कि रिचुअल्स इंग्लिश में इसका तर्जमा होगा। हर मजहब की कोई ना कोई चीज खास होती है, जैसे आप देखिए किसी को हाथ में कड़ा पहने देखें तो आपको सिख मजहब की कोई ना कोई खास चीज दिखेगी। फिर इसी तरह बास हिंदू लोग अपने माथे पे कोई तिलक लगा लेते हैं, कोई निशान लगाते हैं। इसी तरह आप देखिए दाढ़ी वाला कोई शख्स देखें, निकाब वाली आप औरत देखें, तो आपके जहन में क्या आएगा कि ये मुस्लिम है। तो यहाँ बताया गया कि किसी के इस्लामिक रिचुअल्स का मजाक नहीं उड़ाओ। ये जो हमने दाढ़ी का मजाक उड़ा लिया और मौलवी साहब का मजाक उड़ा दिया, या खाना काबा, या इस तरह की पगड़ी टोपी मसल्ला मस्जिद, इनका मजाक नहीं उड़ाना चाहिए, क्योंकि ये अल्लाह ताला की तरफ से मुकर्रर की हुई चीजें होती हैं। ना हराम महीनों में से किसी को हलाल करो, ना कुर्बानी के जानवरों पर दस्तराजी करो, ना इन जानवरों पर हाथ डालो जिनकी गर्दनों में नजरे खुदाबंदी की अलामत के तौर पर पटे पड़े हों, न इन लोगों को छेड़ो जो अपने रब के फजल और इसकी खुशनुदी की तलाश में मकाने मुख्तरम यानी काबा की तरफ जा रहे हो। हाँ, जब एहराम की हालत हो जाए तो तुम शिकार कर सकते हो। अरबों को शिकार बहुत पसंद था, जैसे आज के बच्चे वीडियो गेम्स खेलते हैं ना, तो अरबों के बच्चे शिकार खेलते थे, बहुत टेम्पटेशन होती थी, उनका दिल करता था हम तीर चलाएं ये करें। तो एहराम की हालत जिसमें पूरा फोकस्ड होकर एक इंसान अल्लाह ताला की तरफ जाता है, तो उसमें अल्लाह ताला बंदे को बाकी चीजों से हटाना चाहता है। जैसे अब इस वक्त आप कुरान सुन रहे, हम आपसे कहते हैं कि आप सेलफोन बंद कर दें, डिस्ट्रैक्ट ना हो, क्यों? ताकि आप पूरे तौर पे अपने आप को इस माहौल में रखें, आपका जहन इसके अंदर लगा रहे। اگر ہاتھ میں ایسی چیزیں ہوں جس سے توجہ بھٹکتی ہے تو پھر آپ یہاں بیٹھ کر سنتے ہوئے بھی نہیں سن رہے. اگر آپ بالکل اپنے کھانے پینے پہ فوکس کر رہے ہیں, کچھ کر رہے ہیں, ادھر دیکھ رہے ہیں, ادھر دیکھ رہے ہیں, تو چیز اندر نہیں جائے گی. بالکل اسی طرح سے اللہ تعالیٰ احرام کی حالت میں ہمیں وہ کپڑے پہنا دیتے ہیں جو ہم نے مرنے کے وقت پہننے ہیں. آپ میں سے جو عمرے پہ نہیں جا سکے, دعا کریں کہ اللہ تعالیٰ ان کو عمرے پہ بھی لے کے جائے, حج پہ بھی لے جائے. اپنے امی ابو سے ضد کریں کہ ہمیں عمرے پہ لے کر جائیں, انہیں کہیں کہ ہمیں حج کروائیں. آپ دیکھیں گے کہ حج کا ایک سفر جو ہے نا وہ ہماری زندگی میں اتنی خوبصورتیاں لاتا ہے کہ کپڑے کیا وائٹ کپڑے پہن کے مر جاتے ہیں جس کے اندر کوئی ایک بٹن بھی نہیں لگا ہوتا. اسی طرح ایک دن ہم سب دنیا سے جائیں گے اور اس وقت ہمارے کپڑوں پہ کچھ نہیں ہوگا, نہ برانڈیڈ کفن ہوگا, نہ کڑھائی ہوگی, نہ سلمہ ستارہ ہوگا. اللہ تعالیٰ آگے ایک بہت خوبصورت اصول دیتے ہیں کہ دشمنوں کے ساتھ بھی دشمنی میں زیادتی نہ کرو. ولا یجرمنکم شنعان, ایک پیچھے جی ہاں, جب احرام کی حالت ختم ہو جائے تو تم شکار کر سکتے ہو, اور دیکھو ایک گروہ نے تمہارے لیے مسجد حرام کا راستہ بند کر دیا, اور اس پر تمہارا غصہ انہیں اتنا مشتعل نہ کر دے کہ تم بھی ان کے مقابلے میں ناروا زیادتیاں کرنے لگو. نہیں, جو کام نیکی اور خدا ترسی کے ان سب میں تعاون کرو, اور جو گناہ اور زیادتی کے کام ہیں ان میں سے کسی میں تعاون نہ کرو, اور اللہ سے ڈرو کہ اس کی سزا بہت سخت ہے. اس میں بہت خوبصورت اصول ہے کہ بعض دفعہ ہم دوسرے کی چڑ میں غلط کام کرنے لگتے ہیں. جیسے مثلا ایک کام نان مسلم کر رہے ہیں, ہم کہیں گے اچھا جی وہ کرتے ہیں تو اب ہم تو ان کو چڑھانے کے لیے یہ کام کریں گے. یعنی کسی کو ایکسپلائٹ نہیں کرو, کسی کو غصہ نہیں چڑھاؤ. یہ دین کا رخ نہیں ہے کہ ہم دوسروں کو جان کے زج کریں, بلکہ اچھے طریقے سے کام کرو. دوسرا دیکھیے اس میں اصول کیا ہے کہ تعاون علی البر والتقوی, نیکی اور تقوی میں تعاون کرو. یہ ہے اصل میں ایک ایمان والے کی زندگی کا خلاصہ. ساری زندگی وہ اللہ کی دی ہوئی نعمتوں کو یا تو اپنے کسی فائدے میں لگا رہا ہوتا ہے, یا اللہ کے کسی بندے کو فائدہ دے رہا ہوتا ہے اس سے, اور یا پھر اس کے ذریعے سے وہ کسی دوسرے یعنی اپنے دین کو فائدہ دیتا ہے. آپ ذرا سوچیے, غیر محسوس طریقے سے اچھے کاموں میں تعاون کیا ہے. آپ نے سپارہ سننے آنا تھا, آپ کی دوست کہتی ہے میرے سے بازار چلو, میں نے شاپنگ کرنی ہے. اب آپ کہتے ہیں قرآن میں تو پڑھا تعاون علی البر والتقوی, اور چلے بیچاری کو شاپنگ کروانے لے ہی جاؤں, تو آپ کیا کریں؟ اچھا پارا, پھر یہ بات میں سن لوں گی, ریپلے میں سن لوں گی, اچھا نہیں بھی سنوں گی کوئی بات نہیں, کل سے تو ویسے شاید رمضان شروع ہو, یہ ہو وہ ہو. نہیں, جب بھی کسی سے نیکی کا تعاون کریں تو پہلے یہ چیک کیجئے کہ آپ کا اپنا کوئی فرض تو نہیں چھوٹ جائے گا. آپ اپنی نماز چھوڑ کر سوشل ورک کرتے رہے, ویلفیئر کے کام کرتے رہے, سڑکیں جا کے سارے شہر کی صاف کر دیں 17 مئی کو, جی کیا کریں ہم نیکی کا کام کر رہے ہیں بٹ نماز نہیں پڑھ رہے. ایسا نہیں کرنا, اپنے فرائض کو پورا کرنا ہے جو کام اللہ نے آپ کے اوپر لگا دیے. مثلا آپ کا قرآن پڑھنا اس وقت فرض ہے, اس وقت میں آپ کو کوئی یہ بھی کہہ دے نا کہ مجھے نماز سکھا دو, تو آپ کہیں گے کہ آپ مصر چلیے, آپ بیٹھیے پارا سنتے, اس کے بعد میں لے جاؤں گی. شیطان کا برا ہو کہ جو یہ 2-2.5 گھنٹے اسی میں ہی سارے دن کے کام کروائے گا, یہ وقت چلا گیا تو بس پتہ نہیں کیا ہوگا. مجھے یہ نہیں سمجھ آتا اس سے پہلے صبح سے لے کے ابھی تک کیا کر رہے تھے, سو کے اٹھ کے کیا بھی آنکھیں کھلی اور آگے, اور گھر جا کے ہم نے کیا پھر سو جانا, اتنا لمبا دینا ہے. ہاں, تو آپ اپنی ان دوستوں کو بہنوں کو جو واقعی یہ محسوس کرتی ہے نا کہ ان کو بہت کام ہے, انہیں کہیں کہ آپ ذرا سارے کاموں سے فارغ ہو کر بیٹھیں. تو سے کیا آپ سب بتائیں, جس دن سے یہ قرآن شروع ہے آپ کو اپنے وقت میں برکت نہیں دکھ رہی؟ جو لوگ ماشاءاللہ یہاں آ بھی رہے ہیں, ساتھ دوسرے کام بھی کر رہے ہیں, ذمہ داریاں بھی نبھا رہے ہیں, اس کے باوجود بہت لمبا دینا ہے. تو جب آپ نیکیوں میں تعاون کریں گے نا, ایک تو آپ کے وقت میں برکت, صحت میں برکت, اللہ تعالیٰ آپ کو زیادہ فریش دکھائے گا. لیکن لا تعاون جو دوسرا ہے وہ کیا ہے کہ تقویٰ میں تو تعاون کرنا ہے لیکن برے کام میں نہیں کرنا. اب یہ کون سا تعاون ہوتا ہے بھائی؟ وہ میری دوست تھی, اس کے گھر میں مہندی تھی, اس نے کہا ذرا مہندی کی پلیٹیں سجا دو, اور وہ ذرا ڈانس پارٹی ہے تو ذرا تم چلو میرے ساتھ بازار میں کچھ چیزیں خرید لائیں. ہمیشہ یاد رکھیے, کسی کی بھی مدد کرتے وقت یہ سوچئے کہ جو کام آپ کی مدد کے بعد وہ کرے گا وہ گناہ کا کام ہے کہ ثواب کا کام ہے. وہ کہتی ہے مجھے کوئی فلم میں نہیں لے کے جاتا, چلو تم مجھے فلم دکھانے لے جاؤ. کوئی بھی چھوٹی بڑی بات جس کو آپ اپنی عقل سے سمجھ سکتے ہیں یہ نہیں کرنا. افسوس کی بات ہے, خاندانوں کے نام پہ, رشتہ داریوں کے نام پہ, دوستیوں کے نام پہ بعض دفعہ غلط کاموں میں تعاون کر رہے ہوتے ہیں. نیکی کا تعاون کیا؟ آپ نے کہیں جانا ہے میں آپ کو لے جاؤں, آپ کے گھر میں کچھ کام ہے میں کر دوں. اپنے نیبر سے پوچھا کریں, اپنے گھر والوں سے پوچھیں. اور برے کاموں کا تعاون اگر کوئی آپ سے کہہ دے کہ اچھا ذرا ایک سگریٹ کی ڈبی مجھے خرید کے لا دو, سوری آئی کین ڈو دس, कोई पाकिस्तान से आ रहा है, अच्छा जरा मेरे लिए वहां से ये चीजें सस्ती हैं, ये ले आना ये, लेकिन वो चीजें ठीक नहीं है, नहीं है। कोई आपसे खराब कपड़े मंगवाता है, आप नहीं मंगा सकते। तो आपका मेरा अपना अगर कॉन्सेप्ट क्लियर होगा ना, तो हम अपनी जिंदगी में बहुत फोकस्ड होंगे। बाज लोग सारा सारा दिन गाड़ियां चलाते हैं, उनको खुद नहीं पता वो क्या कर रहे हैं, अच्छा भी कर रहे हैं बुरा भी कर रहे हैं। तो अल्लाह ताला से दुआ करते हैं कि हमें हिकमत के साथ बात करनी आ जाए। उसके बाद देखिए, पीछे हमने आदम और हवा के किस्से में पढ़ा कि हमने एक दरख्त का खाना तुम पे हराम किया, पढ़ा था ना। ये आयत अब उसके मुकाबले में आ जाए। आप लिख लें पूरे कुरान में, ये वो आयत है जो पूरी शरीयत इस्लाम में हराम चीजें हैं, अल्लाह ने उन सब को जमा करके इधर कर दिया। और इतनी नहीं है, सिर्फ चार चीजें इस्लाम में हराम है। हुर्रिमत अलैकुम अल-मैततु वद्दमु वलहमुल खिंजीर वमा उहिल्ला लिगैरिल्लाहि बिही वल-मुनखनिकतु वल-मौकूज़तु वल-मुतरद्दियतु वन-नतीका। तुम पर हराम किया गया मुर्दार, एक एक को समझ लेते हैं। मुर्दार क्या होता है? वो जानवर जो खुद मर जाए। देखिए इसको समझ लीजिएगा, बहुत ही अहम बात है, शायद अभी आपको इतना ना समझ आए, लेकिन जब अमेरिका कनाडा में आप जाएंगे तो ये इशू बहुत कॉमन है। वहां तो लोगों के लिए, बेचारों के लिए एक बहुत बड़ा ही आजमाइश बन गई है कि अब हम हलाल गोश्त कैसे खाएं और कैसे किया होगा। तो आप देखिए कि जानवर जो भी अल्लाह ने पैदा किया, उनकी दो किस्में। एक वो जानवर हैं जो दूध देते हैं, जैसे कैटल्स हैं जिनको आप कहते हैं, गाय भैंस बकरी वगैरह। इसके मुकाबले में कुछ दरिंदे हैं, शेर है, चीता है, गीदड़ है। जो जानवर खाने में चारा खाएगा, सब्जी जैसे आप देखिए चारा खाते हैं जानवर, और वो हलाल है क्योंकि उनके अंदर जो चीज जा रही है वो खराब नहीं है। लेकिन शेर, अब वो दूसरे जानवर खाता है तो शेर का गोश्त हलाल नहीं है आपके लिए, यही चीज दूसरे जानवरों के लिए। दूसरी चीज ये है कि जो हलाल जानवर भी है ना, उसकी फिर आगे दो शर्तें हैं। पहली शर्त क्या है कि जब आप उसको जिबा करें तो उसकी ये जो रग गर्दन है, यहाँ एक रग होती है जानवर की, हम सबकी होती है, जिसको कोई काट दे तो इंसान मर जाता है। रगे गर्दन, इसको हबलुल वरीद भी कहते हैं, तो इसको काटना होता है। वो क्यों काटते हैं? इस रग के काटने से क्या होता है, इंसान मरता नहीं है लेकिन उसका कॉन्शियसनेस खत्म हो जाता है। इतना सा कट लगता है जैसे एक सुई के कटने की तकलीफ है, उसके बाद उस जानवर को छोड़ दें, वो तड़पता है। जब तड़पता है ना, तो सारे जिस्म में जो ब्लड है ना, वो सारा उसके रास्ते बाहर आ जाता है। जो बच्चियां साइंस पढ़ती हैं, उनको अब अच्छी तरह पता होगा कि जो ब्लड होता है ना, ये हमारे जिस्म में बीमारियों के जरासीम को इधर से उठाता है, इधर से उठाता है। आप कह लीजिए कि ब्लड का काम वही है जो गटर के पानी का काम है, जिधर से गुजरता है उधर से गंदगी उठाता जाता है, उठाता जाता है, बाद में जाकर उसको डंप कर देता है। अब जिस्म में खून जो होता है जानवर के, उसमें गंदगी होती है, बीमारियां होती हैं। जब जानवर की पूरी गर्दन इकट्ठी काटेंगे ना, तो वो सारा खून जिस्म में जम जाएगा और वो गोश्त में आ जाएगा। इसीलिए वो जानवर गोश्त जो लोग खाते हैं, मिसाल है कि आप यहाँ से कीवी से गोश्त ले रहे हैं, या आप रूमेटिज्म से, जहां से भी रेगुलर मीट जो ये लोग खाते हैं, उसके अंदर ब्लड मिला होता है। जब ब्लड मिला तो ब्लड में जानवर को कोई बीमारी थी, उसके भी असर आता है, गंदगी भी है। इसीलिए आप देखेंगे कि अमूमन जो लोग खाने पीने में एहतियात नहीं करते वो बहुत मोटे होंगे, जिस्मानी तौर पे बहुत तकलीफें हैं। इसके बरक्स इस्लाम का क्या हुक्म है कि ब्लड निकाल दो। गर्दन काटी, जानवर तड़पा, ब्लड निकल गया। जब जानवर का सारा ब्लड निकला, वो मर गया, बेहोश हुआ, बाकी गर्दन काट दें, आप देखेंगे ब्लड बिल्कुल निकला हुआ। अब थोड़ा सा ब्लड बाद में रह जाता है और आप देखेंगे बिल्कुल प्योर होता है, उसकी कोई खैर है, वो आगे सूरत अल अनाम में आएगा। तो ये एक शर्त है। और दूसरा क्या है? बिस्मिल्लाही अल्लाह अकबर। ये कैसे? जैसे मेरा पेन और आप में से कोई आए और कहे कि एक्सक्यूज मी प्लीज कैन आई टेक योर पेन, ये एक्सक्यूज मी क्या है? आप मुझसे इजाजत ले रहे हैं, क्योंकि मेरा पेन है ना, तो मैनर्स कहें कि आप मुझसे पूछ के ले। ये जानवर सारे किसके हैं? अल्लाह के। तो बिस्मिल्लाही अल्लाह अकबर कहना क्या है? अल्लाह कैन आई टेक दिस, अल्लाह मैं इसको आपकी इजाजत से काटती हूँ। बस ये छोटी सी बात है। मुर्गी खा लें, बकरे का गोश्त ले लें, किसी का भी ले लें, अगर ये दो शर्तें हो गई ठीक है। मुर्दार कौन सा है? जो इन दो शर्तों में ना हो। उसके आगे अब चार किस्में आ रही हैं। पहली चीज समझ आ गई आपको, ये नहीं खाना। दूसरी चीज खून है, ब्लड नहीं खाना। बस आप देखिए जानवरों के, अभी तो बता दिया आपको कि खून के अंदर जरासीम होते हैं, आप जानवर का खून निकालें और घटघट पी रहे हैं, नहीं पी सकते। आप कहेंगे कोई पीता? बिल्कुल पीते हैं लोग जानवर। मैंने एक, अल्लाह रहम करे, एक ऐसी पिक्चर देखी और साथ उसकी डिस्क्रिप्शन थी, नाम भी नहीं लेना चाहती, बुरी बात है, बुरी चीज में नाम नहीं लेना चाहिए दूसरों का, लेकिन छोटा सा बच्चा उसको बारबेक्यू करके रोस्ट करके खा रहा है लड़का, उसको बिलीव नहीं। और लिख रहे हैं कि जितना छोटा बेबी होगा ना उतना सॉफ्ट होगा। खाते हैं लोग, सांप भी खाते हैं, बिच्छू भी खाते हैं लोग, वो उनकी वो जहरीली चीजें निकाल देते हैं, बाकी इंजॉय करते हैं। इस्लाम बहुत बड़ी दौलत है आपके मेरे पास, इसने हमें बहुत सारी खराबियों से बचाया हुआ है, तो लिहाजा खून नहीं पीना। तीसरी चीज सुअर का गोश्त, फिर का गोश्त। अब सुअर का गोश्त क्यों हराम है? पहली बात है अल्लाह ने कह दिया, सुअर भी अल्लाह ने पैदा किया और बकरी भी अल्लाह ने पैदा की। लेकिन याद रखिए दो बातें जरूर होंगी, अल्लाह ने जिस चीज से आपको रोका है ना, खाने से, पीने से, पहनने से, ओढ़ने से, कोई भी चीज से, उसका या तो आपकी फिजिकली हेल्थ पे नुकसान होगा उसके खाने में, या इमोशनली स्पिरिचुअली। सुअर के गोश्त में स्पिरिचुअली बहुत बैड थिंग है। आज आपको फीस माना जितनी बुराइयां, होमोसेक्सुअलिटी और गंदगी और फजूल याद दिखती है ना, सुअर में वो सारी हैबिट्स होती हैं। हैबिचुअली ये बड़ा गंदा जानवर होता है, फिर इसके अंदर की फिजिक और इंसान की बहुत मिलती है। आज मैंने खुद इसकी देखी हुई है डिसेक्शन करते हुए, कि जब ये बदलोग जान, अब तो मुझे नहीं पता क्या होता है, लेकिन जब नए नए स्टूडेंट्स होते हैं ना, तो उनको डिसेक्शन में बार बार सुअर के जिस्म की चीजें दिखाई जाती हैं, क्योंकि इंसान का दिल, उसके हिस्से, उसकी वेन्स किधर से आती है, इसकी बहुत है। अब होगा क्या कि सुअर को अगर कोई बीमारी होगी ना, तो इंसान अगर उसका गोश्त खाएगा तो एग्जैक्टली वही बीमारी इंसान को फिर जरूर होगी, डायरेक्ट इन्फ्यूज हो जाती है चीज। फिर इसके अलावा इसमें बू भी होती है, गंदगी भी है, लेकिन मैंने, आपने तो अल्लाह का हुक्म समझ के इसको छोड़ देना। फिर वो जानवर जो खुदा के नाम किसी और के नाम पर जिबा किया गया, ये है कौन सी चीज, चौथी चीज। इसकी डिटेल्स क्या है, आप देखिए कि अल्लाह के नाम पर अभी का ना बिस्मिल्लाह अल्लाह अकबर, ये है अल्लाह का नाम लेना। दूसरी सूरत क्या है कि आप कहते हैं किसी इंसान का नाम लेते हैं, मिसाल शैतान के नाम पर जिबा करती हूँ, या मिसाल है आप कहते हैं जी किसी इमाम के नाम पे ज़िबा करते हैं, किसी पीर की खुशी के लिए करते हैं, ये सारी चीजें उसमें आती हैं। या कुछ भी ना लेना कि बस जी ये क्या बात है, ये तो बेकार बात है, इससे क्या है? नहीं, इससे वो जानवर हराम होता है। अब जो मुर्दार था उसकी चार किस्में, वो जो गला घुटकर मर जाए, यानी जानवर के गले में उसकी रस्सी फिर गई वो मर गया, तो नहीं खाएंगे आप। या चोट खाकर, या बुलंदी से गिरकर, या टक्कर खाकर मरा हो, या किसी दरिंदे ने फाड़ा हो, सिवाय इसके जिसे तुमने जिंदा पाकर जिबा कर लिया हो। वमाजुबी अलन नुसुब, और वो जो किसी आस्ताने पर जिबा किया हो, या आस्तानों पर जिबा क्या किया जाता है, एक शख्स ने आकर नबी सल्लम से ये बात पूछी थी कि नबी सल्लम मुझे ये बताइए कि मैं एक ऊंट की नियत की थी उसको जिबा करूंगा जाकर फुला वादी में, बवाना नाम की एक वादी थी, तो आपने पूछा क्यों कहो, क्यों किया था तुमने ये जिक्र, कैसे ही बस मेरा दिल किया। फिर आपने उसे बहुत डिटेल्स मांगी, बताओ कि वहां कोई पत्थर है जिसकी पूजा की जाती है, वहां कोई बुजुर्ग की कब्र है, कहा कुछ भी नहीं है, तो आपने कहा अच्छा ऐसा नहीं है तो फिर कर लो। तो किसी की खुशी के लिए, बाज लोग कहते हैं जी मुहर्रम में सवीले लगानी है, इमामों के नाम पर खिलाना है, इमामों के नाम पर पिलाना है, तो ये सारी चीजें जो है ये इस्लाम में इसकी बिल्कुल इजाजत नहीं है। फायदा मेरा आपका अपना है। इतनी हलाल चीजें हैं, हलाल के जिसपे कुछ नहीं काला है, हराम के जिसपे रोक दिया। पूरे इस्लाम में सब्जियां खाओ, दालें खाओ, ग्रेन्स खाओ, चावल खाओ, रोटी खाओ, जो मर्जी खाओ, लेकिन ये चार कैटेगरीज हैं बड़ी बड़ी, इसके अंदर जो कुछ आएगा वो नहीं खाना, तो क्या मुश्किल है। लेकिन आप देखिए जैसे इबलीस ने आदम को से एक दरख्त के फल के पास कर दिया ना, आज तक मुसलमान जो पैदाइशी मुस्लिम है, कोई रिवर्ट्स भी नहीं है, उनको ये मसला ही नहीं समझ आया कि हम एचईबी का गोश्त खा सकते हैं कि नहीं, और फिएस्टा से ले सकते हैं कि नहीं, और वॉलमार्ट का गोश्त हम ले सकते हैं कि नहीं। कुछ पैसों का फर्क होता है सिर्फ, यकीन करें। हलाल मीट चूंकि थोड़ा बिकता है या ज्यादा दूर से लाना पड़ता है वो महंगा बिकता है, और जो ये रेगुलर मीट होता है ना ये जरा सस्ता होता है, तो कई लोग फिर ये भी चले छोड़ दें, कच्चे गोश्त का इतना नहीं पूछते, मैकडोनल्ड के बर्गर और केंटकी की चिकन और फुलाम खा सकते हैं, क्या सारा टेस्ट उसी में रह गया, सारा फ्लेवर उसी में रहता है। तो हम अल्लाह ताला से दुआ करते हैं कि हमें इनके बेनिफिट्स और इनके हार्म्स की वजह से नहीं, अल्लाह का हुक्म समझकर इन चीजों से दूर रहने वाला बना दे। क्या हम इतना भी नहीं छोड़ सकते? आप देखिए कि आज तो हमारे पास इतना कुछ है, नबी के पास तो ये कुछ होता भी नहीं था, तो मुझे आपको इसकी फिक्र लग जानी चाहिए कि हम अपने आप को किस तरह इन सारी चीजों से बचाएं कि जिसकी वजह से ये चीजें हमारे लिए आसान हो जाए, और अल्लाह ताला मुझे आपको इसकी तौफीक दे कि हम अच्छे तरीके से इन कामों को लें। फिर उसके बाद आप देखिए कि अगली आयत में दोबारा کچھ مزید باتیں ہیں کہ جس کے اوپر توجہ دلائی جا رہی ہے اور اس بات کا حکم دیا جا رہا ہے کہ دین اللہ کی مرضی کا ہے. ان میں ایک اور چیز جو اللہ نے حرام کی, وان تستقسموا بالاسلام, نیز یہ بھی تمہارے لیے ناجائز ہے کہ پانسوں کے ذریعے سے اپنی قسمت معلوم کرو. اب یہ پانسے کے تیر ہے, ہر دور کا ایک رواج ہوتا تھا قسمت معلوم کرنا, پامسٹری آج کی زبان میں آپ کہہ لیں, ستاروں کا حال معلوم کرنا, میرا سٹار کیسا ہے, میری شادی اس سے ہو جائے, میرا جوائن کس سے ہے. کیا ادھر بھی یہ خرافات ہیں ناروے میں؟ ہیں, بچ جائیے. دیکھیے, جو کوئی ایسی کسی چیز میں چلا گیا اس کی نماز قبول نہیں ہوتی, 40 دن تک اس کی عبادت قبول نہیں ہے, اور اگر اس نے اس بات پر اعتبار کر لیا تو دین اسلام سے ہی اس کا حصہ ختم ہو گیا. کیا ضرورت ہے وقت کا حال پہلے سے پوچھنے کا؟ پھر اسی طرح جوا, گیمبلنگ, لاٹری, لاٹو, پھر اس طرح کی چیزیں جس میں اتفاقیہ آپ کو مال مل گیا, کسی کا سب نے لیا لیکن آپ کو مل گیا, اسلام بالکل نہیں پسند کرتا. اس کو فسق کہا جا رہا ہے. یہ فسق ہے, آپ کسی دوسرے کی چیزوں کو اپنے نام کے ساتھ لگا لیں, اللہ تعالیٰ آپ کو کیسے اس کی اجازت دے سکتے ہیں؟ سیدھا سا ہمارا دین ہے, بس اس پہ عمل کیجئے, اور اس کے بعد بس اللہ تعالیٰ سے مدد مانگیے کہ میرے مالک تو میرے لیے ان باتوں کو ماننا آسان کر دے. اور آپ دیکھیے بہت ساری ایسی چیزیں ہیں کہ جس کے بارے میں لوگ کہتے ہیں جی سمجھ نہیں آتی, حالانکہ نبی صلی اللہ علیہ وسلم نے ہر چیز کھول کھول کر بیان کر دی. اتنا کلیئر دین ہے ہمارا. صحیح مسلم کی ایک روایت ہے, 5957 نمبر کی حدیث ہے, جو کسی نجومی کے پاس گیا اس سے کسی چیز کے بارے میں پوچھا, مثلا یہ کہ مجھ پہ کس نے جادو کیا, میرا دشمن کون ہے. اور کئی لوگ لا علمی میں ایسے کرتے ہیں, پہلے خود ہی سوچتے ہیں ہاں فلاں نے مجھ پہ جادو کیا, اچھا پھر وہ چل پڑے. اب کسی نے پوچھا بتایا, اب وہ اس کا نام لیا, بہتان ہو گیا نا اس کے اوپر. کا نجومی کے پاس چلتے ہیں, غیب والے سے پوچھا بتاؤ چور کون ہے, یہ وہ. اگر کسی نے یہ سب کچھ کیا یا اس میں کچھ بھی کیا, 40 رات تک اس کی نماز قبول نہیں ہوگی. تو یہ وہم بھی نہیں ڈالنے چاہیے کہ مجھ پہ کس نے کیا جادو کر دیا, کس طرح سے کر دیا. پھر اسی طرح سے آپ دیکھیے کہ جب آپ اور میں ان ساری چیزوں میں پڑھتے ہیں نا, تو ہمارا سچے دین سے تعلق ٹوٹ جاتا ہے. 40 دن تک جب نماز نہیں قبول ہونی, پھر شیطان کہے گا پڑھو ہی نا, چلو چھوڑ دو نا, پڑھنے کا فائدہ کیا ہوگا, اچھا یہ نہیں ہوگا. لیکن آج دیکھیے ہوروسکوپ, آج کے دور میں دیکھیے ایکسائٹمنٹ کے نام پر, انجوائمنٹ کے نام پہ, اور سب سے بڑھ کے جو میرے لیے تکلیف کی بات, اب ٹی وی چینلز پہ یہ چیزیں بتائی جا رہی ہیں. آپ ایک کال کریں, ہم سے استخارہ پوچھیں, غیب پوچھیں, ہم آپ کی خبر بتا دیتے ہیں, ہم تو وہ کر سکتے ہیں. یہ صرف اور صرف اپنے ایمان کو بیچنے والی چیزیں, کبھی ان چیزوں پہ نہ. میں کہتی اللہ کا شکر کیجیے اس نے آپ سے غیب چھپایا ہوا, آپ کیوں غیب کا حق معلوم کر رہے ہیں؟ کچھ معاملے آخرت پہ بھی تو چھوڑ دیجئے. پھر اسی طرح دیکھیے قسمت تیروں سے جو معلوم کرتے تھے, یہ کرو, یہ نہ کرو, یہ نہ کرو. کچھ لوگ پتہ کیا کرتے ہیں, جیسے کسی نے مجھے کہا کہ میں قرآن کھولتی ہوں, تو پھر میں ایسے کھولتی ہوں, پھر میں اس کو کہتی اللہ تعالیٰ جو پیج نکل آیا نا اس میں مجھے میرے سوال کا جواب دے دے. ویسے تو آپ نے نہ لفظی ترجمہ پڑھا, نہ آپ نے دورہ قرآن کی, کیا قرآن کی کتاب رہ گئے, فال نکالتے ہیں لوگ. غلط طریقہ ہے, بالکل ایسے نہیں کرنا چاہیے. تو یہ ساری چیزیں کر کے ایک انسان اپنے آپ کو رسک میں لے آتا ہے. اللہ تعالیٰ مجھے آپ کو اس سے بچا دے. اللہ تعالیٰ کہتے ہیں تمہارا دین میں نے تم پر پورا کر دیا. حضرت ابن مسعود کہتے ہیں کہ اللہ کے نبی نے فرمایا, جو چیز تمہیں جنت سے قریب کر سکتی ہے اور جہنم سے دور کر سکتی ہے تو میں اس کا علم دے دیا گیا. یعنی ڈونٹ وری کہ اللہ کے نبی نے کوئی چیز چھپائی نہیں ہے کہ اب تم جا کے ادھر ادھر سے پوچھ کے اپنی ان چیزوں کو معلوم کرو گے. تو اللہ تعالیٰ مجھے آپ کو اس کی توفیق دے دے. اور یاد رکھیے وہ بہترین لوگ تھے, آج میں اور آپ اگر ان کو فالو نہیں کریں گے تو پھر بھٹک جائیں گے. نئی نئی چیزیں جو ہماری زندگی میں آتی ہیں, وہ ساری چیزیں بعض دفعہ فتنوں کا سامان ہمارے لیے کھڑا کر دیتی ہیں. اور جب آپ میں ان سے بچیں گے, انشاءاللہ اللہ تعالی ہم پہ اپنی رحمت کرے گا. اسی لیے فرمایا, الیوم یئس الذین کفروا من دینکم, آج کافروں کو تمہارے دین کی طرف سے پوری مایوسی ہو چکی ہے, بس تم ان سے نہ ڈرو, مجھ سے ڈرو. آج میں نے تم پر اپنے دین کو مکمل کر دیا اور اپنی نعمت تم پر تمام کر دی, اور تمہارے لیے اسلام کو تمہارے دین کی حیثیت سے قبول کر لیا. بس حلال و حرام کی جو پابندیاں تم پر عائد کی گئی ان کی پابندی کرو. البتہ جو شخص بھوک سے مجبور ہو کر ان میں سے کوئی چیز کھا لے بغیر اس کے کہ گناہ کی طرف اس کا رجحان ہو, تو بے شک اللہ تعالیٰ معاف کرنے والا اور رحم فرمانے والا ہے. یہ آیت جب نازل ہوئی تو یہود نے مسلمانوں پہ حسد کیا, وہ کہتے تھے کہ یہ آیت کاش ہم پہ نازل ہوتی. کیا الیوم اکملت لکم دینکم, آپ دیکھیں کتنے پاروں سے آپ پڑھ رہے ہیں, یہود کی شریعت, نصارہ کی شریعت, اور اللہ تعالیٰ مسلمانوں کو کہتے دی اینڈ تم پر ہوا. और आपको पता है ना कि लोग एंड के बारे में बहुत क्यूरियस होते हैं, एंड बहुत अच्छा होना चाहिए। तो बेहतरीन दौर आज मेरा आपका दौर है। अल्लाह ताला मुझे आपको इस्लाम की बेहतरीन कदर की तौफीक दे। लेकिन अफसोस की बात है कि आज उस मुकम्मल दीन को हमने बिदात के अंदर जमा कर लिया। जब ये घर बन रहा होता है तो उसमें कुछ भी चेंजेस कर लें। ये बिल्डिंग जब बन रही थी तो आप इसको इधर लंबा कर लें, इधर बड़ा कर लें। अब बन चुकी है, ज्यादा से ज्यादा चेंजेस अंदर करेंगे ना, एक दीवार इधर खींच दें, उधर खींच दें, वो कर दें। इस्लाम जब नबी सल्लल्लाहु अलैहि वसल्लम के दौर में शरीयत साजी हो रही थी, जो हो गया That's it. आज इसके बरक्स बिदात आती है। इमाम मालिक कहते हैं कि जिसने इस्लाम में तो बिदत जारी की और इसको अच्छा समझा तो उसने नबी सल्लल्लाहु अलैहि वसल्लम के पैगाम में खयानत की। क्योंकि अल्लाह का फरमान है कि अल यौम अकमलतु लकुम दीनकुम, दीन पूरा हो गया। और देखिए सिंपल चीज अच्छी होती है, प्योर कम्प्लीट रिलैक्सिंग। आप जितना किसी खाने में नमक, मिर्च, अदरक, लहसुन, प्याज और 10 किस्म के मसाले डालेंगे ना, चीज का अपना टेस्ट खत्म हो जाएगा। आज अफसोस के साथ कहना पड़ता है कि ये कुरान जो इतना प्योर दीन है, इसको पढ़ने वाले थोड़े होते हैं और कई किताबों में कई लिखे वज़ाइफ को पढ़ने वाले लोग बहुत सारे हैं। वो पढ़िए, लेकिन पहले कुरान पढ़ लीजिए ताकि आपको ये पता चले कि क्या चीज उसमें ठीक है और क्या चीज उसमें ठीक नहीं है। इसके बाद फिर उनका एक सवाल था जिसका तस्करा कर दिया गया, यस्अलूनका माज़ा उहिल्ला लहुम, लोग पूछते हैं कि इनके लिए क्या हलाल है, कहो तुम्हारी सारी पाक चीजें हलाल कर दी हैं। दीन तैयब दीन है, पाकीज़ा चीजें हलाल है। वमाअल्लमतु मिनल जवारिही मुकल्लिबीन, और जिन शिकारी जानवरों को तुमने सुधाया हो यानी उनको टेम किया हो, जिनको अल्लाह के दिए हुए इल्म की बिना पर तुम शिकार की तालीम दिया करते हो, और वो जिस जानवर को तुम्हारे लिए पकड़ रखे इसको भी तुम खा सकते हो, अलबत्ता इस पर अल्लाह का नाम ले लो और अल्लाह का कानून तोड़ने से डरो, अल्लाह को हिसाब लेते कुछ देर नहीं लगती। आज तुम्हारे लिए सारी पाक चीजें हलाल कर दी गईं। अब आगे एक बड़े मारूफ सवाल का जवाब है, आप भी जरा इसको आप ढीले करके सुन लें, क्योंकि बहुत सारे लोग पूछते हैं और खुद नहीं पूछते, दूसरे उनसे कहते हैं कि पूछ के आए, और वो कह के क्या हम नॉन मुस्लिम का खाना खा सकते हैं, फर्स्ट क्वेश्चन। और सेकंड भी इसी में आ रहा है, क्या नॉन मुस्लिम औरत से शादी हो सकती है क्रिश्चियन या जी औरत से। दोनों का जवाब बिल्कुल क्लियर कट इस एक आयत में मिलता है, अहले किताब का खाना तुम्हारे लिए हलाल है और तुम्हारा खाना उनके लिए। कौन सा खाना भाई, जो तुम अपना खा सकते हो। इतनी डिटेल से पढ़ लिया कि मुर्दार नहीं खाना, सुअर का गोश्त नहीं खाना, तो क्या ये मुसलमान के घर से नहीं खाना लेकिन ये यहूदी के घर से खाना नहीं खाना। सिंपल सी बात है, ये आयत असल में ज़बीहा के हुक्म पर थी कि जैसे स्लॉटर करते वक्त, ज़िबा करते वक्त एक मुसलमान बिस्मिल्लाह अल्लाह अकबर कहता है और रख काटता है तो खा सकते है ना, तो कोई क्रिश्चियन या ज्यू भी अगर ये दो काम कर ले तो खा लो। ये आयत असल में ज़बीहे के लिए थी, लेकिन लोगों ने इसको बहुत ज्यादा मुश्किल कर दिया। ठीक है, अब आज के जो गोश्त बेचने वाले हैं या स्टोर्स पे, क्या वो ये वादा करते हैं कि हमने ऐसा किया? वो तो नहीं कहते, वो तो कहते हैं झटका, हमने सारा एक ही गर्दन काट दी। तो लिहाजा सिंपल साइज का जवाब है, आप अपनी ज्यूस क्रिश्चियन फ्रेंड्स के घर से खा सकती हैं। क्या? नंबर एक, उसमें कोई हराम इंग्रेडिएंट ना हो, शराब का कोई कतरा ना हो, उसमें कोई पिक की चर्बी ना हो, कोई ऐसा मीट जिसको के वो यानी ऐसी जगह से खरीदें कि जहाँ ये इस्लामी ज़बीहा की शराय पूरी नहीं, वो नहीं खा सकते। सब्जी तो आप हिंदू के घर से भी खा लें, कोई हर्ज की बात नहीं है, शर्त यह है कि फिर उसको किसी की भेंट ना चढ़ाया हो किसी के आगे। ये भी बड़ी खतरनाक बात है। आप देखिए कि क्रिश्चियन ज्यूस के खाना, मिसाल आप केक मार्केट से लेके आते हैं, आपको बड़ा अच्छा लग रहा है, आपको कीवी का केक बड़ा पसंद है, पढ़ लीजिए कि उसमें कहीं शराब के, वाइन के दो कतरे तो नहीं, फिर नहीं खाना। अगर साफ है, दूध है, जो भी उसमें चॉकलेट वगैरह डले हैं, जो प्योर चीज है, तो खा लीजिए, कोई हर्ज नहीं है। फिर दूसरी बात है, जो हिंदू जो पेगन है ना, पेगन समझते हैं ना रिलीजन, बुत परस्त जो भी लोग हैं, या जैसे आप देखिए कि बुद्धास है, इनके खाने में एक बहुत केयरफुल रहने की जरूरत है। वो जितना मर्जी भी आपको कह ना कि सब्जी है इसमें और कुछ नहीं, लेकिन किसी बुत के, या बुत है तो उसके आगे जाके तो वो थाली यूं कर दी, आपको क्या पता? ये सवाल है, ये हराम होगा, क्योंकि अल्लाह ने खुद ही कह दिया वमा उहिल्ला बिही लिगैरिल्लाह, जो गैर अल्लाह के नाम पर होगा उसको नहीं खाना। अल्लाह ताला मुझे आपको उससे बचा के रखे। पहला सवाल पूरा हुआ, अब दूसरा सवाल, वल मुहसनात मिनल मोमिनात, और महफूज औरतें भी तुम्हारे लिए हलाल हैं, ख्वाह अहले ईमान के गिरोह से हो या फिर वो उन कौमों में से हो जिनको पहले तुमसे किताब दी गई, बशर्ते कि तुम इनके मेहर अदा करके इनके मुहाफिज बन जाओ और ये के आजाद शहवत रानी करने लगो, सॉरी बशर्ते कि इनके मेहर अदा करके निकाह में इनके मुहाफिज बनो, ना ये के आजाद शहवत रानी करने लगो या चोरी छुपे आशनाइयां करने लगो, और जो कोई ईमान की रविश से चल और जिस किसी ने ईमान की रविश पर चलने से इनकार किया तो इसका सारा कारनामा जिंदगी जाया हो जाएगा और वो आखरत में दिवालिया यानी बैंक करप्ट होगा। अब आप देखिए कि गैर मुस्लिम औरत से शादी, यहाँ थोड़ा सा आप इन आयतों पर गौर फरमाइएगा। मुहसनात पाक दामन शरीफ लड़की, जैसे एक मुसलमान घर की है इसी तरह की अगर कोई शरीफ लड़की क्रिश्चियन या ज्यू फैमिली की है, बिल्कुल उसके अकायद में वही इस्लाम दीन है जो असल में क्रिश्चियनिटी और ज्यूइज्म था, और उसको लड़कों से दोस्ती की आदत नहीं है, वो आपस में लिविंग टुगेदर नहीं है, वो शराब नहीं पीती, तो जिस शर्तों पे एक मुसलमान औरत से शादी की थी हक महर वली विराज उस पे शादी कर सकते हो। अब आप बताइए कि आज के दौर में जो अमूमन चंद घरों में ऐसी चीजें थी, अब तो अल्लाह माफ करे ये इशू कोई इशू ही नहीं लगता, अब तो ये इशू बन गया कि औरतें क्यों नहीं कर सकती गैर मुस्लिम लड़कों से शादी। तो आप देखिए कि सबसे पहली शर्त तो आज कहाँ टूटती है, पहले लड़के लड़की की दोस्ती होती है, ये क्या बात हो गई। अल्लाह ने तो कहा था कि शादी उसी तरतीब से रखो जैसे एक मुसलमान घर के साथ है, तो आप देखिए ये तो पहले से दोस्ती कर लेना ना ये बहुत नापसंदीदा चीज है। लेकिन अब मसला क्या कि सोसाइटी में सब तरफ यही है ना, आग और पानी साथ है, कहीं ना कहीं धुआं तो निकलेगा, ये गैर महजब तरीका है। इस्लाम में लड़कियां अपने लिए हस्बैंड नहीं ढूंढती, सच्ची जो बात है, क्योंकि वो बहुत छोटी अकल की होती है, अभी उनकी उम्र बड़ी छोटी होती है, ये काम पढ़े लिखे समझदार उम्र रसीदा पेरेंट्स करते हैं। शर्त एक है कि पेरेंट्स की भी मैच्योरिटी हो, अब पेरेंट्स ने ये कह के कहना नहीं जी अपने गांव का ही होगा तो करेंगे, तो ये भी एक इश्यू बन गया। आप देख रहे हैं कितना सोशल सेटअप खराब हुआ है, पेरेंट्स के पास दीन नहीं है, अगर रस्मी दीन है और वो बिरादरी सिस्टम को खानदान को इतना प्रमोट करते हैं, अब नतीजा क्या निकलता है कि वो लड़कियों की शादी कहाँ करना चाहते हैं जहां उनका खानदान है, समझ आ गई। लड़कियों की मैच्योरिटी नहीं है, लड़कों की भी नहीं है, वो बचपन से ऐसे माहौल में है जहाँ उनको इसकी फिक्र ही नहीं कि ये लड़का नमाज पढ़ता कि नहीं। मैं कहती एक लड़की एक लड़के को पसंद करे कर सकती है, नो प्रॉब्लम, किस बेस पे, ये बड़ा नेक है ये नमाजी है, कुछ देखिए गैर खामोश किस्म की भी मोहब्बत हो जाती है, इंसान है सच बोलना चाहिए। सोसाइटी में एक लड़का है वो बहुत स्ट्रांग है, वो दीन के कामों में आगे है, मीडिया पे है, या वो बहुत ज्यादा नमाज पढ़ता है या अच्छे तरीके से, अब एक अच्छी दीनदार बच्ची है उसके दिल में आता है कि ऐसे शख्स से मेरी शादी हो सकती है, दुआ करे अल्लाह ताला उसके लिए सबब बना देगा। ये तो बात समझ आती है, किसी जगह आप रहते हैं वहां मिलके लोग काम करते हैं, लगता है कि फहां फुला सिस्टर जो है वो काफी नोबल है, वो हम्बल है, या वो बहुत लड़कों में नहीं घुलती मिलती, लड़के के दिल में आ सकता है। अब एक लड़के को लड़की पसंद आ गई, मिसाल है, अच्छा यहाँ क्या था, लड़के को लड़की पसंद आई तो उसको क्या जाता है, वो हम पहले कहते थे लव लेटर, यूं जाता था अंदर ओढ़ी रख के ना टिक मारते थे, अब इसकी तो जरूरत है, वो एक क्लिक मारेंगे ब्लूटूथ के साथ आई लव यू। ये जो लव लेटर है ना असल में वो गलत तरफ जाता है, वो लड़की की तरफ नहीं लड़के के बाप की तरफ जाना चाहिए कि अब्बा जी हमें आपकी बच्ची अच्छी लगती है शादी करवा दे, समझ आई बात आपको, यानी लड़की को खत लिखने की बजाय उसके बाप को लिखना चाहिए, ये मसला है। और अगर आप में से किसी को मतलब मिसाल एक लड़की को कोई लड़का पसंद आ जाए फिर क्या होगा, हजरत खदीजा ने क्या किया था, नबी सल्लम की अमानत दयानत से मुतासिर हुई तो खुद किसी के जरिए पूछवा दिया, हालांकि बेवा थी, उनका आपका सोशल स्टेटस बहुत फर्क था, लेकिन कहा कि आपकी दीनदारी से मुतासिर हो, तो महजब तरीके से ये मामले हों। लेकिन अगर आपस में बैठना, और जहां लड़का लड़की मैं कहती 40 साल की उम्र के भी क्यों ना होते, एक दफा शादी हो के छुटा हुआ लड़का लड़की या मर्द औरत क्यों ने, जहाँ डायरेक्ट कम्युनिकेशन शुरू होगी ना वहाँ इमोशन शुरू हो जाते हैं। और मेरे पास ऐसी एक सवाल आए, कई आते रहते हैं, जिसका खुलासा ये है कि वो औरत थी पहले से मैरिड थी, फिर बाद में अल्लाह ने मौका दिया कि अकेली हुई फिर शादी थी, तो वो कह रही है कि इसी तरह रिश्तों से बात शुरू हुई थी किसी भी मौके पर जैसे कोई होते हैं चैनल्स, और बाद में जब करीब हुए क्लोज हुए तो पता चला लड़का अपने आप, मैं नाम लेती हूँ शिया था वो लड़का, वो लड़की नहीं थी, अब कह रही जब से मुझे पता चला शिया तो मैंने उससे कहा कि मैं तुमसे शादी नहीं करूंगी जो भी हुआ, तो मैंने कहा इश्यू क्या, कहती मैं क्या करूं मुझे उससे मोहब्बत हो गई है, अब मुझे वो याद आता है, अब मुझे वो मिस करती है, मैं उसको क्या करूं, दिस एंड दैट। ये क्या नुकसान हुआ डायरेक्ट कम्युनिकेशन का? तो शादी का इशू इतना छोटा नहीं है कि आप इतनी छोटी सी समझ से ये काम कर लें। तो अल्लाह ताला से दुआ है कि हमें इन मामलात में दुरुस्तगी की बात करें। फिर आखिरी बात करूं कि जो लड़की समझदार होगी ना और जो लड़का समझदार होगा, वो सिर्फ अपने चंद दिन के जाती शौक की नीयत से शादी नहीं करता, वो आगे सोचता है मेरे बच्चों की माँ कैसी ये बनेगी, ये मेरे बच्चों का कैसा बाप होगा। तो अगर लड़के लड़कियों की ब्रेनस्टॉर्मिंग हुई हो तो वो दीन से मुतासिर हो के तो वाकई किसी से मोहब्बत कर सकती हैं उसके अखलाक से, लेकिन उसकी लुक्स को और उसकी आंखों को और झील जैसी आंखें और वो झाड़ू जैसी पलकें, इससे क्या होगा? कितने नहीं, आप नकली पलकें लगा ले, पता चला आपने उसकी पलकों को देखकर उससे मोहब्बत की, बाद में पता चला उसने तो नकली लगाई हुई थी। आप नीली आंखों पर रीचे क्या हुआ? तो शादी इज अ वेरी सीरियस मैटर, गुड़ियों से घर नहीं चलते। तो यहाँ ये इशू फिर हमारे सामने आ गया कि आज के दौर में फिर ये होने लगा। हजरत उमर ने पाबंदी लगा दी थी, उन्होंने कहा कि गैर मुस्लिम औरतों से जब शादियां होती हैं तो ये घरों में बेदीनी लाती हैं, ये लिबास हिजाब की कोई पाबंदी नहीं करती, तो आपने मना कर दिया। ये बात बहुत कम लोग कोट करते हैं, लेकिन हजरत उमर की 20 तरावियों का इशू सबको बड़ा अच्छा लगता है। तो बहरहाल ये है कि संजीदगी की बात है, ये कोई खेल नहीं है। अल्लाह ताला से दुआ है कि घरों को टूटने से बचा दे। फिर फरमाया युहल्लसीना आमनु इज़ा कुमतुम इलस सलाती फ़ग़सिलू वुजूहकुम व अयदियकुम इलल मराफ़िक़। ए लोगों जी ईमान लाए हो, जब तुम नमाज के लिए उठो तो अपने मुंह और हाथ कोहनियों तक धो लो, ये है वजू का तरीका आपकी नमाज में। अगर आप हदीस नहीं पढ़ेंगे ना तो बस वजू इतना है। आज के इस बारे में आपको नबी सल्लम की हदीस की अहमियत बार बार समझ आ रही है कि शरीयत को समझना है तो हदीस साथ लेनी पड़ेगी। कैसे करो? हाथ कोहनियों तक धो लो, सरों पर हाथ फेर लो और पांव टखनों तक धो लिया करो। अगर जुनाबत जनीना पाकी की हालत में हो तो नहाकर पाक हो जाओ। अगर बीमार हो या सफर की हालत में हो, या तुम में से कोई शख्स रफा हाजत करके आए, या तुमने औरतों को हाथ लगाया हो और पानी न मिले, तो पाक मट्टी से काम लो, बस उस पर हाथ मारकर अपने मुंह और हाथों पर फेर लिया करो। अल्लाह तुम पर जिंदगी को तंग करना नहीं चाहता, वो चाहता है कि तुमको पाक करे और अपनी नेमत तुम पर तमाम करे, शायद कि तुम शुक्र गुजार बन जाओ। आप देखिए कि अल्लाह ताला ने वजू की बात की। इधर वजू क्या है? जैसे आप कहीं जाने के लिए तैयार होते हैं, सच बताएं आपने पार्टी में जाना हो तो पार्टी में जाने का ज्यादा मजा आता है या उसके लिए तैयार होने में ज्यादा मजा आता है? तैयारी में मजा आता है, क्या पहनेंगे, क्या करेंगे, तैयारी, मेकअप, कपड़े। वहां जाकर तो अक्सर लोग बुखला ही फिरते हैं, वो तो घंटे की बात है, तैयारी तो आपने 6 माह पहले शादी की शुरू कर दी। जब आप पूरी तैयारी से कहीं जाते हैं ना तो आप इंजॉय करते हैं, आप कहते हैं वाकई मजा आ रहा है। नमाज की तैयारी वुजू है, वुजू से ही ये फीलिंग शुरू कर दें कि आप अल्लाह से मिलने आ रही हैं, आपकी अभी मुलाकात होनी है, आप अपने रब के साथ बातचीत करेंगी। तो लिहाजा इस तरीके से अगर आपने अपने आप को देखा तो इंशाल्लाह आप देखेंगे कि वुजू करना मुश्किल नहीं रहेगा। और वुजू करके बंदा गुनाहों से पाक होता है। किस तरीके से आप और मैं अपने आप को इस चीज के लिए रखें कि आप देखिए कि जितना अच्छा वुजू होगा ना उतनी अच्छी नमाज होगी। अच्छा, बाज लोग कहते हैं वुजू ना होता तो मैं जरूर नमाज पढ़ती, और सर्दियों में खासतौर पर बाज बच्चे बगैर वुजू के नमाज पढ़ना पसंद करते हैं। तो वुजू को मोहब्बत से करें, क्योंकि हर बात में नबी सल्लम ने फरमाया जो वुजू का पानी करीब करता है, फिर कुल्ली करता है, फिर उसको नाक में डालता है, तो उसके नाक के, चेहरे के, मुंह के गुनाह झड़ जाते हैं। फिर वो अल्लाह के हुक्म से चेहरा धोता है तो चेहरे के गुनाह धोते हैं, दाढ़ी के गुनाह धोते हैं, फिर कोहनियों के, यानी जिस जिस हिस्से से पानी गुजरता है ना वहां से गुनाह झड़ते हैं। ये सही मुस्लिम की रिवायत है 1967, आप खुद जाके पढ़े, नमाज नबी में भी ये हदीस मौजूद है। हर हिस्से के गुनाह धुलते हैं, मुंह कर से कुली करते हैं तो मुंह के गुनाह धुल जाते हैं। तो क्या मुझे बताइए कि वजू मुश्किल है? ये हदीस अगर आप अपने बच्चों से शेयर करें और वो लोग जिनको वजू मुश्किल लगता है तो इंशाल्लाह उनको फिर ये मुश्किल नहीं लगेगा। अल्लाह ताला मेरे आपके लिए इसको आसान कर दे। और इसके बाद आप देखिए कि अगर यहाँ हमें वजू मुश्किल है, गर्म पानी, गर्म बाथरूम, तो फिर आप सोचिए कि और कहाँ मुश्किल होगा। हमारे लिए तो इतनी सहूलतें अल्लाह ताला के हुक्म से, अल्लाह ताला हमें इस पे अमल की तौफीक अता फरमाए। और जब आप और मैं इस नेमत की कदर करेंगे ना फिर शुक्र गुजार होंगे। और असल बात नेमतों की है। फरमाया अल्लाह ने तुमको जो नेमत अता की इसका ख्याल रखो और इस पुख्ता अहद को ना भूलो जो इसने तुमसे लिया था। यदि तुम्हारा ये कॉल के हमने सुना और इताअत कबूल की, हाईलाइट करें, कह तो ये चुके हो कि जो कहोगे अल्लाह उसको मानूंगी, تو پھر تمہیں صرف چھوٹی چھوٹی باتیں مشکل لگ رہی ہیں تو بڑی باتوں کا کیا ہوگا؟ اللہ سے ڈرو، اللہ دلوں کے راز تک جانتا ہے۔ اے لوگوں، جو ایمان لائے ہو اللہ کی خاطر راستی پر قائم رہنے والے اور انصاف کی گواہی دینے والے بنو، کسی گروہ کی دشمنی تم کو مشتعل نہ کرے کہ انصاف سے پھر جاؤ، عدل کرو، یہ خدا ترسی سے زیادہ مناسبت رکھتا ہے۔ اللہ سے ڈر کر کام کرتے رہو، جو کچھ تم کرتے ہو اللہ تعالیٰ اس سے پوری طرح باخبر ہے۔ جو لوگ ایمان لائیں اور نیک عمل کرے، لہم مغفرت و اجر عظیم، اللہ نے ان سے وعدہ کیا ہے کہ ان کی خطاؤں سے درگزر کیا جائے گا اور ان کو بڑا اجر ملے گا۔ رہے وہ لوگ جو کفر کریں اور اللہ کی آیتوں کو جھٹلائیں، تو وہ دوزخ میں جانے والے ہیں۔ اللہ تعالیٰ ہم سب کو بچا کے رکھے۔ اے لوگوں، جو ایمان لائق ہو اللہ کی اس احسان کو یاد کرو جس نے ابھی ابھی تم ابھی حال میں تم پر کیا۔ صلح حدیبیہ کی طرف اشارہ، جبکہ گروہ نے تم پر دست رازی کا ارادہ کیا تھا، مگر اللہ نے ان کے ہاتھ تم پر اٹھنے سے روک دیے۔ اللہ سے ڈر کر کام کرتے رہو، ایمان رکھنے والوں کو اللہ ہی پر بھروسہ کرنا چاہیے۔ اللہ نے بنی اسرائیل سے پختہ عہد لیا اور ان میں 12 نقیب مقرر کیے اور ان سے کہا، میں تمہارے ساتھ ہوں۔ ہائی لائٹ کیجیے، بڑے غور سے سننے کی آیت ہے۔ اللہ کی مدد کس گروہ پر ہوتی ہے؟ چاہے وہ مسلمان ہو یا کوئی مسجد، کوئی ادارہ، کوئی گروہ، کوئی لوگوں کی آرگنائزیشن، جب تک اگر تم نے نماز قائم رکھی۔ لکھیے اپنے لیے، آپ چاہتے ہیں کہ آپ پر اللہ کی مدد آئے، آپ کی مدد کی جائے، تو اس کا طریقہ نمازوں کو قائم رکھنا، دوسری چیز زکات دی، اور میرے رسولوں کو مانا اور ان کی مدد کی اور اپنے اللہ کو اچھا قرض دیتے رہے، تو یقین رکھو کہ تمہاری برائیاں تم سے زائل کر دوں گا۔ اللہ اکبر، جو صدقے ہم دیتے ہیں نا، یہ ہمارے گناہوں کو جھاڑ دیتے ہیں۔ پتہ نہیں کیا کیا ہم سے گناہ ہو جاتے ہیں، اللہ کے حکم سے وہ ہماری ان چیزوں کی وجہ سے دور ہو جاتے ہیں۔ اللہ تعالیٰ ہمیں پاک کرنے والا بنا دے۔ وَلَأُدْخِلَنَّكُمْ جَنَّاتٍ تَجْرِي مِنْ تَحْتِهَا الْأَنْهَارُ، اب تم کو ایسے باغوں میں داخل کر دوں گا جن کے نیچے نہریں بہتی ہوں گی، مگر اس کے بعد جس نے تم میں سے کفر کی روش اختیار کی، تو حقیقت اس نے سواس سبیل، یعنی سیدھی راہ گم کر دی۔ پھر یہ ان کا اپنے عہد کو توڑ ڈالنا تھا۔ اب یہ بڑی دل سے سننے لے آتے ہیں، اس کے بعد انشاءاللہ ہم بریک لیں گے۔ پھر یہ ان کا اپنے عہد کو توڑ ڈالنا تھا، جس کی وجہ سے ہم نے ان کو اپنی رحمت سے دور پھینک دیا اور ان کے دل سخت کر دیے۔ ہائی لائٹ کیجیے گا ذرا، جب کوئی چنی ہوئی قوم اللہ سے عہد کرے پھر توڑ دے۔ الحمدللہ، اللہ تعالیٰ اس کو اپنی رحمت سے دور کر دیتا ہے۔ کیا پتہ چلا کہ دین کا نام تو لینا لیکن وقت پڑنے پہ عمل نہ کرنا۔ ان کے دل سخت ہوتے ہیں، اور اس کا دوسرا جو افیکٹ ہوتا ہے نا، دل سخت ہوتے ہیں۔ اب یہاں آپ کو تینوں قوموں کی بات ملے گی، نصارہ، یہود اور آج کے مسلمان۔ جب قرآن سنیں اور دل ساتھ نہ ہو تو کیا ہوتا ہے؟ ان ساری آیتوں کو اکٹھا پڑھ کے بات کرتے ہیں۔ اب ان کا حال یہ ہے کہ الفاظ کو الٹ پھیر کر کے بات کو کہیں سے کہیں لے جاتے ہیں۔ جو تعلیم ان کو دی گئی تھی اس کا بڑا حصہ بھول چکے ہیں، اور آئے دن تمہیں ان کی کسی نہ کسی خیانت کا پتہ چلتا رہتا ہے۔ ان میں سے بہت کم لوگ اس عیب سے بچے ہوئے ہیں۔ پس جب یہ اس حال کو پہنچ چکے تو جو شرارتیں بھی یہ کریں وہ ان سے عین متوقع ہیں۔ آپ کیا کیجیے، فاف ون ہوں وسفا، ان کو معاف کر دیجیے اور ان کی حرکتوں سے چشم پوشی کرتے رہو۔ اللہ تعالیٰ ان لوگوں کو پسند کرتا ہے جو احسان کی روش رکھتے ہیں۔ کیا پتا چلا کہ بعض دفعہ قرآن سن کر دل نرم ہونے کی بجائے سخت ہونے لگتے ہیں، ورنہ یہ کیسے ہو سکتا ہے کہ قرآن سنے بندہ اور نہ روئے، قرآن سنے اور ہنسے، قرآن سنتے ہوئے بوریت ہو اور قرآن سنتے ہوئے نیند آئے۔ آج آپ دیکھیے کچھ لوگوں کا حال ہے، ہر لو سٹوری پہ ان کو رونا آتا ہے، ہر فلم دیکھ کر وہ اسی کے سحر میں کھو جاتے ہیں، لیکن قرآن کے ساتھ یہ تعلق نہیں بنتا، رکھا پھیکا تعلق ہے، کیونکہ ہم اس کو ثواب کی خاطر پڑھ رہے ہوتے ہیں۔ جب کوئی قرآن پڑھے اور اس کے بعد اس کو عمل میں نہ لائے تو دل سخت ہو جائے گا۔ قرآن سننے کے دوران باتیں کرنا دلوں کو سخت کر دیتا ہے، قرآن سن کر اس کو بھول جانا۔ آپ دیکھیے بعض لوگ کیسے ہوتے ہیں، پڑھتے ہیں تو اتنا اچھا، پیپرز میں نمبر آتے ہیں پورے، فہم میں پورے، ترجمے میں پورے، پھر بعد میں ایک ایک کر کے سب چھوٹ جاتا ہے۔ لوگ کہتے ہیں اب تو وہ یہ بھی نہیں کرتے، اب وہ یہ بھی نہیں کرتے، اب یہ بھی چھوڑ دیا، وہ بھی چھوڑ دیا، کیونکہ نسو حزم مما ذکر بھی۔ قرآن پڑھنا بھی ایک نعمت ہے، لیکن قرآن پڑھ کے اس کو سنبھالنا اس سے بھی بڑی نعمت ہے۔ جیسے اکثر میں ذکر کر دیتی ہوں اس بات کا، کہتے ہیں کہ ایٹم بم بنانا اتنی بڑی بات نہیں ہے، کوئی بھی ملک بنا سکتا ہے. بنانے کے بعد اس کو کیپ کرنا اور اس کو اس بات سے بچانا کہ یہ اپنے ہی ملک میں نہ چل جائیں, یہ بہت مشکل ہے. اس لیے نہیں لوگ بنا پاتے. غیروں کو تو نہیں کہیں گے ہمارا ایٹم بم تم رکھ لو, ذرا سی مس ہینڈلنگ ہوگی وہ پھٹ جائے گا. اسی طرح قرآن پڑھنا, اللہ سے کوئی نعمت ملنا, یہ آپ کا کورس کرنا, کچھ کرنا, یہ بہت بڑی دولت ہے. لیکن بعد میں اس کو سنبھالنا ہے. آپ کہتے ہیں ہم صرف دورہ قرآن سنیں گے, بعد میں کچھ نہیں کریں گے, گھبرا جائیں گے. بعض لوگ پورا کورس کر کے کیا کئی کئی کورس کرتے ہیں, بعد میں رنگ ڈھنگ بدلتا ہے. یہ تو صرف اس کو فائدہ دے گا جس نے اس کو دل میں بسایا, جس کی آنکھوں سے چھلکا, جو واقعی سلمی کافہ پر اس کے ہر حکم پر عمل کرتا رہا. ورنہ یاد رکھیے کہ اللہ نے میری آپ کی تجوید اور مخارج سن کر ہمیں جنت نہیں دینی. اس لیے میرے آپ کے لیے ضروری ہے کہ ہم اس قرآن کو پڑھتے وقت اس کا پورے کا پورا حق ادا کریں. دعا کیجئے کہ یہ میری آپ کی زندگی کا حصہ بن جائے اور اللہ تعالی ہمیں احسان کرنے والے بنا دے. اپنے لیے اچھی سی دعا کریں کہ اللہ اب یہ جو دل کی مٹی تھوڑی تھوڑی نرم ہونی شروع ہوئی ہے نا, اب اس کو اور نرم کر, پھر اس میں عمل کے پودے لگیں, اچھی اچھی نیتیں کریں. سب ساتھی جو بھی جہاں بیٹھ کے بھی سنتے ہیں کہ اللہ میں اس پہ کچھ عمل کروں, کچھ عمل کروں, ہر دن میں نے کچھ صدقہ کرنا ہے, ہر دن میں نے کسی ایک کو قرآن کی دعوت دینی ہے, ہر دن میں نے اپنی عبادات کو اچھا کرنا ہے. ہو سکتا ہے کل سے روزہ شروع ہو جائے, اور نہ بھی ہو اور شروع اگر ہو بھی گئے کہیں تو ایک ہی بات ہے, اپنے لیے ایک نیا پلانر بنائیں, اپنی عبادات کو ٹھیک کریں, وقت پہ نماز پڑھنی ہے, اور اللہ تعالیٰ سے دعا کرتے ہیں کہ یہ قرآن ہماری زندگی بن جائے. جزاک اللہ خیر. یہاں ہم ایک چھوٹا سا بریک لیں گے, آپ لوگ 15 منٹ کا مائنڈ میں رکھ کے جائیے اور واپس تشریف لائیں, آگے انشاءاللہ اس کے بعد کنٹینیو ہوگا. جی وہی جاکم.
السلام علیکم ورحمۃ اللہ وبرکاتہ. جی لگتا ہے ٹیکسٹ بند ہے. الحمدللہ رب العالمین, اللہ سبحانہ تعالیٰ کا کتنا احسان ہے. ماشاءاللہ ماشاءاللہ, ابھی آپ نے سورت نساء اپنی پیاری سی سورت یعنی اس عورتوں کی سورت کمپلیٹ کی ہے نا, اور آپ دوسری سورت معاہدہ شروع کی. سورت معاہدہ جو ہے آپ دیکھیں گے اس میں بہت کتنے احکامات, ابھی کتنے آیتیں پڑھی, تھوڑی سی آیات, اور اس میں احکامات کتنے پڑھ لیے ہے نا. لگتا ہے کہ سارا جس اس کے اندر آ گیا نا, جتنے کوشچن تھے اور وہ آپ کے اس کے ساتھ آ گئے, رائٹ. بہت سارے کوشچنوں کے جواب ملے ہوں گے. اور کس طرح ملے ہیں, آیات کے ساتھ. یہ نہیں ہے کہ میں نے کہا اس نے کہا. کتنی بڑی بات ہے کہ جب اللہ کی بات سن رہے ہوں تو ہمیں کیا کہنا چاہیے, اللہ کی بات سن کر ہمیں کیا کہنا چاہیے, سمینا و اطعنا ہے نا. ہمیں یوز کیا تو میں نہیں کہنا سمینا اور دل میں کہیں صحیح نا, مشکل ہے, ممکن نہیں ہے. مشکل لگے انسان ہونے کے ناطے تو اللہ سے دعا کریں کہ اللہ تعالیٰ ایک تو مجھے اس کی سمجھ دے دیں, دوسری اللہ سبحانہ و تعالیٰ مجھے عمل کی توفیق دے دیں. کیونکہ جب آپ خلوص نیت سے مانگیں ہیں نا تو انشاءاللہ اللہ سبحانہ و تعالیٰ ان تمام معاملات پر آپ کو نا قابو بھی دے دیں گے, اپنے نفس پہ قابو دے دیں گے اور آسانی سے کر سکو گے. دوسرے لوگ ہو سکتا ہے آپ کو دیکھے کہ کس طرح ممکن ہے, آپ کہیں گے مجھے تو پتا بھی نہیں چلتا, دیٹس ویری ایزی فار می. انشاءاللہ اللہ سبحانہ تعالیٰ ہمارے لیے قرآن کو آسان کر دے اور عمل کے قابل کر دے کہ ہم عمل کر سکیں اس کے. بہت عمل کے قابل ہے, ہمیں اس قابل کر دے ہم اس کے اوپر عمل کر سکیں. چلیے اب آپ بھی بریک پہ جائیں تاکہ آپ تھوڑا سا فریش ہو جائیں. آپ اٹھ کے وضو کیجئے, اپنی جگہ سے اٹھیے اور انشاءاللہ دوبارہ سننے کے لیے تاکہ جذب کرنے کے لیے فریش ہو جائیں, رائٹ. اوکے آپ کی بریک ہے, اب ہاں 15 منٹ کی, 10 منٹ کی یا 12 کی رہ گئی ہوگی, واٹ ایور. تو انشاءاللہ لبیک کے ساتھ آپ آ جائیے گا, یہاں سٹارٹ ہوتے ہی آ جائیے گا. جزاکم اللہ خیرن کثیرہ. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
الفاتحة البقرة آل عمران النساء المائدة الأنعام الأعراف الأنفال التوبة يونس هود يوسف الرعد إبراهيم الحجر النحل الإسراء الكهف مريم طه الأنبياء الحاج المؤمنون النور والشعراء النمل والقصص العنكبوت الروم القمان السجدة الأحزاب سباب فاطريتين الصفات الصف الزمر المؤمن فصلت الشورى زخرف الدخان الجاثيات الأحقاف محمد الفاتح الحجرات الطاف الذريات الطور النجم والقمر الرحمن الواقيع الحديد المجادلة الحشر الممتحنة الصف الجمعة المنافقون التغاب الطلاق التحريم الملك القلم الحاقة المعالي جنوح الجن المزمر المدثر القيامة الإنسان المرسلات النبأ النازعات عبس التهويل الانفطار المطففين الانشقاق البروج الطارق الأعلى الغشية الفجر البلد الشمس الليل الضحى الشرح الدين العلق القدر البينة الزلزلة العاديات القارعة التكاثر العصر الهمزة الفيل قريش الماعون الكوثر كافر النصر والمساد الإخلاص الفلق والآخر والناس صورة
نور في الظلمات أنسي في خلواتي يا سعدي وهنائي القرآن حياتي
نور ملأ القلب ففاض بحب كتاب الله
أشرق دربي بالقرآن فشكرا يا ربا تم الليل المظلم يروي ظمأ الروح يجعلنا من أهل الله يطيب به المجروح هو نبراس حياة يرشدنا بهدى
القلب ففاض بحب كتاب الله
أشرق دربي بالقرآن فشكرا يا ربا
شكرا يا ربا
يا رب فكافئ من أنشأ للتحفيظ صروح هي دور للنور وفيها عطر الطهر يفوح هيا يا من تاه فالقرآن نجا
القلب ففاض بحب كتاب الله
أشرق قلبي بالقرآن فشكرا يا ربا
شكرا يا ربا
نكرم من حفظوا حفل ثم نروح لكن الكل لدرجات في الجنات طموح غايتنا الرحمن نتطلع لرضا
القلب ففاض بحب كتاب الله
أشرق دربي بالقرآن فشكرا يا ربا
قرآني نبض حياتي، قرآني طهر ذاتي، قرآني عصمة أمري، قرآني طوق نجاتي.
قرآني نبض حياتي، قرآني طهر ذاتي، قرآني عصمة أمري، قرآني طوق نجاتي.
آيات الله حمتني، غمرتني بالبركات، تحفظني من همزات الشيطان ومن زلاتي.
آيات الله حمتني، غمرتني بالبركات، تحفظني من همزات الشيطان ومن زلاتي.
قرآني نبض حياتي، قرآني طهر ذاتي، قرآني عصمة أمري، قرآني طوق نجاتي.
قرآني نبض حياتي، قرآني طهر ذاتي، قرآني عصمة أمري، قرآني طوق نجاتي.
إن القرآن لنور يتفجر في جنباتي، يرفعني عند مليك الخلق لأعلى الدرجات.
إن القرآن لنور
يتفجر في جنباتي، يرفعني عند مليك الخلق لأعلى الدرجات.
قرآني نبض حياتي، قرآني طهر ذاتي، قرآني عصمة أمري، قرآني طوق نجاتي.
قرآني نبض حياتي، قرآني طهر ذاتي، قرآني عصمة أمري، قرآني طوق نجاتي. إن القرآن أنيس لفؤادي في أزماتي، يمنحني الصبر على ما قد ألقى من عثراتي.
إن القرآن أنيس
لفؤادي في أزماتي، يمنحني الصبر على ما قد ألقى من عثراتي.
قرآني نبض حياتي، قرآني طهر ذاتي، قرآني عصمة أمري، قرآني طوق نجاتي.
قرآني نبض حياتي، قرآني طهر ذاتي، قرآني عصمة أمري، قرآني طوق نجاتي. معجزة خالدة ما أعظمها من كلماتي، من الرحمن علينا بكتاب من رحماتي.
معجزة خالدة ما
أعظمها من كلماتي، من الرحمن علينا بكتاب من رحماتي.
قرآني نبض حياتي، قرآني طهر ذاتي، قرآني عصمة أمري، قرآني طوق نجاتي.
قرآني نبض حياتي، قرآني طهر ذاتي، قرآني عصمة أمري، قرآني طوق نجاتي.
قرآني نبض حياتي، قرآني طهر ذاتي، قرآني عصمة أمري، قرآني.
سأل سائل بعذاب واقع، للكافرين ليس له دافع، من الله ذي المعارج، تعرج الملائكة والروح إليه في يوم كان مقداره خمسين ألف سنة، فاصبر صبرا جميلا، إنهم يرونه بعيدا، ونراه قريبا، يوم تكون السماء كالمهل، وتكون الجبال كالعهن، ولا يسأل حميم حميما. يبصرونهم، يود المجرم لو يفتدي من عذاب يومئذ ببنيه وصاحبته وأخيه وفصيلته التي تؤويه ومن في الأرض جميعا
فأوعاه.
وإذا مسه الخير منوعا إلا المصلين إلا المصلين الذين هم على صلاتهم دائمون والذين في أموالهم حق معلوم للسائل والمحروم والذين يصدقون بيوم الدين والذين هم من عذاب ربهم مشفقون إن عذاب ربهم غير مأمون والذين هم لفروجهم حافظون إلا على أزواجهم أو ما ملكت أيمانهم فإنهم غير ملومين فمن ابتغى وراء ذلك فأولئك هم العادون.
الحمد لله. چلیے پھر ایسی کیا کر دیں تاکہ ہم لوگ انہی آیتوں کو لے کر چلیں اور پھر انشاءاللہ کنٹینیو کریں گے.
بسم اللہ الرحمن الرحیم.
میں یہ کہہ رہی تھی کہ آج شاید رابی ہو جائے گی نا. ہاں جی, تو مجھے لگ رہا تھا کہ میں اسکول میں عورتوں کے لیے کوئی مرد اگر مل جائے کوئی ایسے امام ہے تو ادھر تو کوئی عورتوں کا ہے ہی نہیں. میں خود بھی نہیں کہاں پڑھوں گی. مجھے اسکول میں رہنا کرنی ہے تو بات کر لیں تو کوئی اگر نماز کا ارینج ہوتا ہے تو نماز کر دیں. میں محمد سے یا محمد جو کوئی بچہ ہے باقی سے پوچھو جنہیں بھی ہمیں پڑھا دے آج کرا رہی ہوں. اور نہیں پڑھاؤں وہ مائک سے پڑھائے گا نا. ٹھیک ہے جی, پھر آپ بات کریں. اگر ہو گیا ارینج تو پھر
کر دیں گے.
Be careful of your duty to your Lord, who created you from a single soul, and from it created its mate, and from them twain hath spread abroad a multitude of men and women.
آپ کو انگلش سنائی ہے, معذرت. چلیے ایک دفعہ بس سورہ فاتحہ بے شک کر دیں.
بسم اللہ الرحمن الرحیم. الحمد للہ رب العالمین الرحمن الرحیم مالک یوم الدین ایاک نعبد و ایاک نستعین اهدنا الصراط المستقيم صراط الذين أنعمت عليهم غير المغضوب عليهم ولا الضالين.
آمين. ایسے لگتا ہے جیسے وہ جھرنے میں پانی گرتا ہے نا, تو اچھی آواز کا قرآن یہی خوشی دیتا ہے. اللہ تعالیٰ ہمیں بھی اسی طرح اچھا پڑھنے والا بنا دے. کنٹینیو کرتے ہیں, بہت ہی خوبصورت آیتیں ہیں آگے بھی, اور اللہ تعالیٰ ہمیں ان کا حق ادا کرنے والا بنا دے. اللہ تعالیٰ فرماتے ہیں, آیت نمبر بولیے آپ سب, آیت نمبر 14 سے فرمایا, وَمِنَ الَّذِينَ قَالُوا إِنَّا نَصَارَى أَخَذْنَا مِيثَاقَهُمْ فَنَسُوا حَظًّا مِّمَّا ذُكِّرُوا بِهِ وَفَغْرَيْنَا بَيْنَهُمُ الْعَدَاوَةَ وَالْبَغْضَاءَ إِلَى يَوْمِ الْقِيَامَةِ. اسی طرح ہم نے ان لوگوں سے بھی پختہ عہد لیا تھا. پیچھے کس کی بات تھی؟ بنی اسرائیل کی. آگے کس کی بات آ رہی ہے؟ نصارہ کی. کون لوگ؟ جنہوں نے کہا تھا ہم نصارہ ہیں, مگر ان کو بھی جو سبق یاد کرایا گیا تھا اس کا ایک بڑا حصہ انہوں نے فراموش کر دیا. اس کو ہائی لائٹ کریں, یہ ہے اصل میں روک. جب تعلیمات کا بڑا حصہ فراموش کر دیا جاتا ہے تو کیا ہوتا ہے؟
آخر کر ہم نے ان کے درمیان قیامت تک کے لیے دشمنی اور آپس کے بغض اور عناد کا بیج بو دیا، اور ضرور ایک وقت آئے گا جب اللہ ان کو بتائے گا کہ وہ دنیا میں کیا بناتے رہے ہیں۔ آپ کو اس ایک آیت سے جتنی بات سمجھنی ہے نا اس وقت، وہ صرف یہ ہے کہ کوئی قوم فرقے فرقے کب ہوتی ہے، اور ایک گروہ دوسرے کے ساتھ بغض اور اس کے ساتھ اس کے دل میں نیگیٹو جذبے کب آتے ہیں؟ جب کتاب کا ایک حصہ بھول جاتا ہے۔ یاد رکھیے گا کہ یہ قرآن جو ہے نا، یہ گلیو ہے۔ آپ نے گلیو کا نام تو سنا ہی ہوگا نا، جوڑتی ہے چیزوں کو۔ جب دین والوں کے پاس یہ قرآن آتا ہے اور اس کو اس کی روح کے ساتھ لیتے ہیں، اور آپ کی طرح اس کو لیتے ہوئے ادھر ادھر نہیں دیکھتے، اپنے آپ کو فوکسڈ رکھتے ہیں، تو یہ قرآن آپ کو بھی جوڑتا ہے اللہ اور اس کے رسول سے، اس کے حکم سے، اور ساتھ ہی ساتھ امت کو جوڑ دیتا ہے۔ اس کے برعکس جب لوگ ان چیزوں کو چھوڑ کر ادھر ادھر کی فقہی بحثوں میں پڑ جاتے ہیں تو دین کے ٹکڑے ٹکڑے ہوتے ہیں۔ جب ہم نے کتاب کے ٹکڑے کیے، آج ہم نے کتنے ٹکڑے کیے؟ پورا قرآن تو کم ہی لوگ پڑھتے ہوں گے، اور پنج سورہ سے زیادہ لوگ پڑھتے ہیں۔ دس سورتہ بھی میں نے سنا کہ آج وہ بھی ہے، کبھی کوئی درودوں کی کتاب ہے، کوئی کچھ ہے۔ بری بات نہیں ہے اگر وہ صحیح چیزیں قرآن اور سنت سے ثابت ہیں، لیکن جو تبدیلی آپ کے اندر پورے قرآن کو سن کر آئے گی، پڑھ کر آئے گی، سمجھ کر آئے گی، وہ تبدیلی دیر پا ہوگی۔ آپ دیکھیں نا کہ آپ کسی تصویر کو سوچئے کہ پوری تصویر میں ہاتھ بھی ہے، پاؤں بھی ہیں، سر بھی ہے، تو وہ ایک پورا جسم بنے گا نا۔ آپ کے پاس کوئی ایک ٹکڑا ہے، اس میں سر نہیں ہے، ہاتھ ہے، تو آپ کہیں گے اس بندے کا تو دماغ ہی نہیں ہے۔ دین کے ٹکڑے ٹکڑے کرنے کا نقصان کیا ہوتا ہے کہ لوگوں کو پھر وہ دین ناقابل عمل رکھتا ہے جو قرآن میں آتا ہے۔ تو اللہ تعالیٰ مجھے آپ کو کیا سکھاتا ہے کہ پارٹ ٹائم مسلم نہیں بنو، ہر وقت کے مسلم بنو، ورنہ آپس میں دشمنیاں آئیں گی۔ آج ہماری امت ہو یا کسی ایک گروہ کے لوگ دوسروں کے ساتھ اگر اس طرح کا بغض کا معاملہ کرتے ہو نا، تو یاد رکھیے کہ اس کی وجہ بھی یہ ہے کہ آج ہمارے پاس وہ قرآن نہیں ہے پورا جو دلوں کو جوڑتا ہے۔ اس لیے اب آگے سب کو دعوت دی گئی، اہل کتاب، ہمارا رسول تمہارے پاس آ گیا جو کتاب الہی کی بہت سی ان باتوں کو تمہارے سامنے کھول رہا ہے جن پر تم پردہ ڈالا کرتے تھے، اور بہت سی باتوں سے درگزر بھی کر جاتا ہے۔ قد جاءکم من اللہ نور و کتاب مبین، تمہارے پاس اللہ کی طرف سے روشنی آ گئی، اور ایک ایسی حق نما کتاب جس کے ذریعے سے اللہ تعالیٰ ان لوگوں کو جس کی رضا کے طالب ہیں سلامتی کے طریقے بتاتا ہے، اور اپنے اذن سے ان کو اندھیروں سے نکال کر اجالے کی طرف لاتا ہے، اور راہ راست کی طرف ان کی رہنمائی کرتا ہے۔ تو قرآن کا سفر اندھیروں سے روشنی کا سفر ہے، یہ ہے القرآن حیاتی۔ حقیقت ہے کہ اس قرآن کو سننے سے پہلے، سمجھنے سے پہلے، ہم لوگ واقعی اندھیروں میں جی رہے ہوتے ہیں۔ ہمیں ایسے لگتا ہے کہ ہماری زندگی بس وہی ہے جو ہمارے معاشرے والوں کی زندگی ہے، جو ہمارے بڑوں نے کیا ہوتا ہے ہم بھی وہی کریں گے۔ لیکن جب ہم اس کو پڑھتے ہیں تو ہمیں اس کے اندر سے ایک اور کردار دکھتا ہے، تو اپنے آپ کو ہمیشہ پہلے سے بہتر کرنے کی ضرورت ہے۔ آپ دیکھیے کہ جب ہم پورے دل سے اس کتاب کو لیتے ہیں اور اس پہ عمل کرتے ہیں، اور آپ دیکھیے کہ یہاں اس روشنی کا تذکرہ بار بار آ رہا ہے نا، اللہ کے نبی کے وجود کو ہمارے لیے ایک روشنی کہا گیا، آپ نے کس طرح بھٹکتی ہوئی انسانیت کو خوبصورت پیغام دیا۔ اور جب آپ دیکھیں گے کہ دو لوگ اللہ کی خاطر محبت کریں، اللہ کی کتاب پہ جمع ہوں، اللہ ان کے دلوں کو جوڑ دے گا۔ برسوں کی دشمنیاں عداوتیں ہوں گی ختم ہو جائیں گی، حسد اور بغض دلوں سے نکل جائے گا۔ لیکن جب لوگ اللہ کی کتاب کو، اللہ کے دین کو، اللہ کی ذات کو ایک طرف کر کے اپنی ذات، اپنے فائدے، اپنے مفادات کو سامنے رکھتے ہیں، تو پھر کیا حالت ہوتی ہے؟ عداوت اور بغض۔ خود سے پوچھئے، کیا میرے دل میں کسی سے بغض ہے؟ کسی کے لیے میرے اندر کوئی نافرمانی یا کوئی نفرت ہے؟ تو آپ اس کو بدلنے کا ایک ہی طریقہ ہے، اس کتاب کو فوکسڈ ہو کر سمجھیں۔ اس وقت بھی، جس وقت میں اور آپ قرآن سن رہے ہیں، اگر میرے دل دماغ میں کوئی دوسری بات آتی ہے تو اس کو جھٹک دیں کہ اس وقت تمہارا وقت نہیں ہے، اس وقت میں اپنے اللہ سے بات کر رہی ہوں، کال ملی ہوئی ہے۔ آپ ظاہر خاموش ہیں، ہو سکتا ہے آپ کا ذہن سوچ رہا ہو، تو یہ ذہن کی باتیں ہوں گی۔ دل میں کوئی خیالات ہیں، وسوسے ہیں، وہ دل کی باتیں ہیں۔ تو جس طرح زبان خاموش ہے، اس طرح دل کو خاموش کر کے اور دماغ کو خاموش کر کے سنیں گے تو یخرجہم من الظلمات الی النور، پھر یہ اندھیروں سے روشنیوں کا سفر ہوگا۔ آج اب بیٹھیں گے کوئی سوال لے کر، آپ دیکھیں گے یہ کتاب اس کا جواب دے گی۔ کبھی بھی زندگی میں آپ کو کسی معاملے میں شرح صدر نہیں ہو رہا، डबल माइंडेड है, क्या करूं ना करूं, ये करूं, कंफ्यूज्ड हूं, क्या करूं, समझ नहीं आ रहा, एक तरफ ये है एक तरफ वो है, तो क्या करें? अकेले में बैठ जाएं, वजू करें, अल्लाह से कहें कि मेरे मालिक तू मुझे बता मैं क्या करूं, तू मुझे एक तरफ का कर दे, मुझे अंधेरों से रोशनियों में निकाल दे, मुझे राह नहीं मिल रही। आप जितना खुद अपना फोकस बढ़ाएंगे ना, आपको उतनी जल्दी जवाब मिलेगा, बेहतर फैसले होंगे आपकी जिंदगी में। क्योंकि बहुत सारे अच्छे कामों के दरमियान भी कंफ्यूजन होता है, इंसान को समझ नहीं आता, ठीक है शक पैदा होगा, अच्छे भले दिन पे आ रहे हैं एकदम शक करने लगेगा। जो जिन लोगों के साथ आप दिन रात उठते बैठते थे आपको उनकी नीयतों पे शक होने लगेगा, जिन साथियों पे आप जान देते थे कभी कभी देखिए सजा क्या मिलती है आपको, उनकी नीयतों पे शक होने लगता है। ऐसे वक्त में ना एक लफ्ज बोले, ना किसी से कुछ कहे, अल्लाह से बैठ के बात कर ले कि अल्लाह ये शैतान के बेकाबे हैं तो मेरे दिल से निकाल दे, मेरे दिल से दूसरों की बुराई निकाल दे, और मुझे तो हमेशा के लिए हिदायत पे ले आ। रोशनी में बैठते हैं ना तो फिर अंधेरे में जाएं, या जैसे बाहर की रोशनी से कोई कमरे में आता है ना एकदम उसको नजर नहीं आता, जब आपकी मेरी जिंदगी में कुरान का नूर आता है ना तो फिर हमारी आंखें पूरी खुलती हैं। उसके बाद अगर खुदा ना खास्ता ये रोशनी थोड़े दिन के लिए किसी वजह से हमसे दूर होगी ना, तो आप महसूस करेंगे जिंदगी और अंधेरी होगी। आप सोचते फलां बड़ा अमल कर रहा है, दुआ करें वो करता रहे। सहाबे करम तड़पते थे कि अल्लाह जिंदगी के आखिरी दिन तक नेकी करते रहे। जहन्नुम के अंधेरे जब तक मेरे आपके कब्र के अंधेरों की सूरत में हो या बरजख की हो ये नहीं दूर होंगे ना, मैं और आप इससे बच नहीं सकते, हमारे पीछे शैतान लगा हुआ है। तो अल्लाह ताला इस कुरान के नूर को हमारी कब्रों तक भी ले जाए और हमारी जिंदगियों में भी ले आए, क्योंकि इसको मानने से फायदा होगा। अब आगे देखिए आयतों में कुफार यहू सॉरी नसारा कैसे भटके उसका तस्करा मिलता। यकीनन कुफर के इन लोगों ने जिन्होंने कहा मसीह ने मरियम ही खुदा है, ए मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम इनसे कहिए फमयमलिकु मिनल्लाहि शैया, कौन है जो अगर खुदा मसीह ने मरियम को और उसकी माँ और तमाम जमीन वालों को हलाक करना चाहे तो किसकी मजाल है कि इसको इसके इरादे से बाज रख सके। देखिए ये है अल्लाह की कुदरत। तुम जिनको खुदाई में शरीक कहते हो, अगर अल्लाह उनको सबको मार दे तो कोई रोक सकता? और उनके अपने जोम में हजरत ईसा मर गए, अगर खुदा होते तो खुद को बचाते? नहीं बचा सके। अल्लाह तो जमीन और आसमान का और इन सब चीजों का मालिक है जो जमीन और आसमान के दरमियान में पाई जाती हैं। जो कुछ पैदा करता है, जो कुछ चाहता है पैदा करता है, और इसकी कुदरत हर चीज पर हावी है। आगे कुछ फहमियां, और वो क्या है, वकालत यहूद वन्नसारा नहनु अबनाउल्लाहि वहिब्बाउहू, और यहूद और नसारा कहते हैं हम अल्लाह के बेटे और इसके चहीते हैं। सेल्फ प्रेजिंग। इनसे पूछो फिर वो तुम्हारे गुनाहों पर तुम्हें सजा क्यों देता है, दर हकीकत तुम भी तो वैसे ही इंसान हो जैसे और इंसान अल्लाह ने पैदा किए, वो जिसे चाहता है माफ करता है और जिसे चाहता है सजा देता है। सच बताइए कि आज हम मुस्लिम्स का भी यही एटीट्यूड नहीं है, हम अल्लाह के लाडले, हम प्यारे, हम नबी की उम्मत से, हम उम्मत मुहम्मदिया में, हम तो सैयद जादे हैं, हम तो हाशमी खानदान से हैं। तो अल्लाह कहता फिर ये मार क्यों पड़ रही है ग्लोब पे, किस कोने में जाओ देखो तुम पे क्यों उंगलियां उठती हैं। आज आप देखिए कि अगर वाकई हम मुसलमान अल्लाह के प्यारे होने का दावा करते हैं तो फिर आज इतनी कत्लो गारत करी और आज इस्लाम के ऊपर इतनी बातें क्यों है। मान लीजिए कि अल्लाह के हाँ नसब नहीं चलता, अमल चलता है, वलिल्लाहि मुल्कु समावाति वल अर्दि वमा बैनहुमा, और अल्लाह ही के लिए आसमान और जमीन और इसकी तमाम मौजूदात की मिल्क और उसी की तरफ सबको जाना है। इसको महसूस करें तो आपका दिल खुलेगा। कभी कोई बात आपसे ना हो रही हो, होते हैं हर बंदे की जिंदगी में कमजोर लम्हे आते हैं, बहुत कुछ करना चाहते हैं कर नहीं पाते, जो कर रहे हैं वो ठीक नहीं हो रहा, जो सोचते हैं वो है नहीं, बड़ी कोशिश करते हैं कुछ साथ नहीं लगता। बिल्कुल एक गहरा सांस लेकर बैठे और अल्लाह से के मालिक जो तूने कराना करा दे, ए अल्लाह मेरे लिए मुश्किल है तू आसान कर दे, ए अल्लाह असबाब कोई नहीं है तूने ये काम लेना है तो ले ले, ए अल्लाह मैं निकल पड़ा हूँ अगर किसी को तूने साथ लगाना है तो लगा दे। आपको अगर ये बातें करनी आ गई ना तो आप देखिएगा कि वो कनेक्शन तो मिल जाएगा, फिर उसके बाद बाकी बातें बात की, निजी जिंदगी के गम, घरेलू मसले, शौहर बीवी के मसले, बच्चों के मसले, दीन के मसले, याद रखिए ये सब अल्लाह ही हल कर सकता है। मत इंसानों को सुनाए, वो कुछ नहीं कर सकते, वो भी आपको चंद बातें ही कहेंगे। اللہ کے ساتھ تعلق جوڑ کے دیکھیں پھر آپ کو کیا لذت ملتی ہے. اب دیکھیں تیسری بار پھر دعوت ہے کیا, یا اہل الکتاب قد جاءکم رسولنا, اہل کتاب ہمارا یہ رسول ایسے وقت تمہارے پاس آیا ہے اور دین کی واضح تعلیم تمہیں دے رہا ہے, جبکہ رسولوں کی آمد کا سلسلہ ایک مدت سے بند تھا تاکہ تم یہ نہ کہہ سکو کہ ہمارے پاس کوئی بشارت دینے والا نہیں آیا, سو دیکھو اب وہ بشارت دینے اور ڈرانے والا آ گیا اور اللہ تعالیٰ ہر چیز پر قادر ہے. اب مجھے بتائیے کہ اتنی حجتیں تمام ہوئیں, اتنی دفعہ اللہ تعالیٰ نے دے دیا دعوت, اتنی دفعہ اللہ تعالیٰ نے دعوت دی, پھر لوگ نہ اسلام پہ آئے, تو کیا پھر اللہ تعالیٰ کو حق نہیں ان سے پوچھنے کا؟ آج میں اور آپ کتنے خوش قسمت ہیں کہ آج ہم اس نبی کی امت ہیں, اور یقین کیجئے وہ نبی جس کی طرف دعوت دینے کے لیے آج بار بار اس میں آپ کو نصیحت مل رہی ہے, آپ کو مجھے ہر ایک کو ہر لحاظ سے کہ آؤ تم اللہ کے دین کی طرف آؤ, تو پھر میرے آپ کے لیے کیا حجت رہ جاتی ہے کہ اللہ کے نبی کی سنتوں پہ عمل نہ کریں اور ان کے مشن میں شامل نہ ہو. اسی لیے اللہ تعالیٰ آگے فرماتے ہیں, یاد کرو جب موسیٰ نے اپنی قوم سے کہا تھا اے میری قوم کے لوگوں اللہ کی اس نعمت کا خیال کرو جس نے تمہیں عطا کی تھی. کیا آج ہمیں اپنے مسلمان ساتھیوں اور اپنے پیاروں کو بھی اسی نعمت کی قدر کی تو یاد دہانی نہیں کرنی؟ اور خاص طور پہ آپ دیکھیں نعمتوں میں سب سے بڑی نعمت ایمان اور قرآن. آپ میں سے جس کو قرآن ملا اور قرآن کی خدمت کا موقع ملا اس کے لیے یہ آیت ایک حجت ہے. جب میں اور آپ دین کے کام کو نعمت سمجھتے ہیں نا تو ہمیں ہر وقت ایک ہی دھڑکا لگا رہتا ہے, مجھ سے یہ نعمت چھن نہ جائے. آپ یہ دھمکی نہیں رہ سکتے کہ میں چھوڑ دوں گی, خوف زدہ رہتا ہے مجھ سے چھوٹ نہ جائے. آپ کو جب دین کا کام چاہے پڑھنا ہے پڑھانا ہے, آپ پڑھنے والے بھی تو خدمت ہی کر رہے ہیں نا, جب تک پڑھنے والے نہیں ہوں گے پڑھانے اور سکھانے والے کیا کریں گے؟ تو یاد رکھیے خود سے پوچھئے کیا میں اس دین کو اس کتاب کو اس علم کو اس پورے سفر کو ایک نعمت سمجھتی ہوں؟ تو پھر میں نہیں بچوں گی اگر میں نے اس کی ناقدری کی. اور جو لوگ بیچ میں دین کے کاموں کو چھوڑ کر ایک سائڈ پہ کھڑے تماشائی بنتے ہیں نا, یاد رکھیے کہ وہ اس بات کا جواب دے رہے ہوتے ہیں کہ انہوں نے اس نعمت کو نعمت نہیں سمجھا. اللہ کا وعدہ ہے جب تک میں اور آپ کسی کام کی کو اپنے لیے کارنر نہیں سمجھیں گے وہ کام زیادہ دن ہمارے ہاتھ میں نہیں رہے گا. تو دعا کرتے ہیں کہ اللہ تعالیٰ ہمیں اس کی قدر کی توفیق عطا فرمائے. یاد کرو جب موسیٰ نے اپنی قوم سے کہا تھا میری قوم کے لوگ اللہ کی اس نعمت کا خیال کرو جو اس نے تم کو عطا کی تھی, اس نے تم میں نبی پیدا کیے, تم کو فرما روا بنایا اور تم کو وہ کچھ دیا جو دنیا میں کسی کو نہ دیا تھا. کتنی حسرت ہے اس میں. آج وہ چنی ہوئی قوم اگر مغضوب علیہم بن جائے تو اس میں قصور کس کا ہے؟ نعمت کی ناقدری کرنے والوں کا. اے برادران قوم اس مقدس سرزمین میں داخل ہو جاؤ جو اللہ نے تمہارے لیے لکھ دی, پیچھے نہ ہٹو ورنہ ناکاموں نہ مراد پلٹو گے. انہوں نے جواب دیا ہے موسیٰ وہاں تو بڑے زبردست لوگ رہتے ہیں. اب دیکھیں یہ ڈی مورلائز کرنے والے لوگ, ڈی موٹیویٹنگ لوگ جو ہمتیں توڑتے ہیں, کہتے ہیں یہ نہیں ہو سکتا, اٹس بگ 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 گول, اٹس ان اچیویبل گول, کہتے یہ نہیں ہوگا, ہم وہاں ہرگز نہ جائیں گے جب تک وہ وہاں سے نکل نہ آئے. ہاں اگر وہ نکل گئے تو ہم داخل ہونے کے لیے تیار ہیں. دیکھیں یہ بنی اسرائیل کا وہ وقت ہے جب بالکل بیت المقدس کی فتح ان کے قریب تھی. اللہ نے فرعون سے نجات دلا کر کہا کہ اب تھوڑی سی بس قربانی کرو, جہاد کرنا پڑے گا اور امالکہ نام کی قوم ادھر داخل ہو گئی, اس کو نکال دو. اتنا آسان تھا یہ کام اگر اس وقت یہ اٹھ پڑتے, کیونکہ اللہ نے یہ پہلے ہی کہہ دیا تھا کہ دعوت وعدہ کرتا ہوں کہ تمہیں اس نعمت میں فتح, اس جنگ میں تم فتح یاب ہوگے. لیکن لوگوں کا جواب انا ہا ہنا قائدون, ان کو تو چھوڑ دیجیے آج ذرا ہم اپنے حال کو دیکھ لیں. آج بھی آپ دیکھیے کہ اللہ تعالیٰ نے میرے آپ کے لیے کتنے مواقع رکھے اسلام کی خدمت کے. حضرت موسیٰ نے پوری پلاننگ کر کے دکھا دی, لوگوں کو گروہوں میں بانٹ دیا, ان کو ان کے حصے کے کام بتا دیے, لیکن اس کے باوجود جب موقع آیا وقت کا تو کہا کہ ہم تو ادھر نہیں بیٹھنے والے, ہم تو ادھر نہیں کریں گے. کیوں؟ کیونکہ لوگوں کو دین کے کام کے لیے اگر موٹیو چاہیے نا, کوئی لوگ کہتے ہیں کوئی آیا ہی نہیں, موٹیویشن ختم. تو مان لیجئے پھر آپ اللہ کے لیے نہیں بڑھانے آئے, آپ لوگوں کے لیے آئے تھے, آپ شہرت کے لیے آئے تھے, آپ کو بڑے لوگوں کے لیے تھے, لوگوں نے ایڈمائر ہی نہیں کیا, تعریف ہی نہیں کسی نے کی, کل سے نہیں میں نے بڑھانا, نہیں پھر آپ نے تعریف کے لیے بڑھانا تھا. لوگ خوشی نہیں ہوئے مجھ سے, پھر آپ نے اللہ کے لیے نہیں کیا. جب تک کسی کام کو پورے کا پورا للہیت کے جذبے سے نہیں کریں گے آپ کی بات میں رنگ نہیں آئے گا. ڈی موٹیویٹڈ وہی لوگ ہوتے ہیں جو دنیا میں اس کام سے کچھ لینا چاہتے ہیں. اور آپ دیکھیے کہ فیخا قومن جب بارین جو بھی تھے وہ بڑے, لیکن ان کو اللہ کے وعدوں پہ یقین ہونا چاہیے تھا. ان کی ہمتیں ٹوٹ رہی تھی لیکن اللہ نے دو لوگ کھڑے کر دی. اور ہمیشہ ایسا ہوتا ہے سینکڑوں لوگوں میں دو چار لوگ کھڑے ہو جاتے ہیں, وہ کہتے ہیں تم جاؤ نہ جاؤ ہم جائیں گے, تم کرو نہ یہ کرو یہ کام ہم کریں گے. اللہ ایسے لوگوں کو کیا کہہ رہے ہیں, ذرا اس کو ہائی لائٹ کیجیے گا. قال رجلان من الذین یخافون انعم اللہ علیہما, ان ڈرنے والوں میں سے دو شخص ایسے بھی تھے جن کو اللہ نے اپنی نعمت سے نوازا تھا. کوئی پوچھ سکتا کہ ادھر نعمت کیا ہے؟ اس وقت دین کے لیے ڈٹ جانا جب سب پیچھے ہو جائیں. دیکھیے ایک وہ وقت ہوتا ہے جب ہمیں دین کی ضرورت ہوتی ہے. ہم نے کوئی برا خواب دیکھ لیا, ہم نکلے ہیں صدقے کے پیسے لے کر, بکرا ذبح کر دو کیونکہ آج برا خواب دیکھ لیا. ایک وہ وقت ہوتا ہے جب دین کو پیسے کی ضرورت ہوتی ہے اور ہمارا موڈ نہیں ہوتا دینے کا. ایک وقت آپ کہتے ہیں گھر میں بور ہو رہی تھی, چلو چلتے ہیں دیکھتے ہیں کوئی کام ہوا تو کر دیں گے جا کے. اور ایک وہ وقت ہوتا ہے جب دین کو کام کی ضرورت ہوتی ہے اور آپ نہیں ہوتے. تو یہ نعمت ہے اس بندے کے لیے کہ جس کو اللہ جمع دے ہر قسم کے حالات میں. اب یہ بات سنی تو جواب سنیے. انہوں نے کہا ادخلوا علیہم الباب, داخل ہو جاؤ ان جباروں کے مقابلے میں, دروازے کے اندر داخل ہو جاؤ. جب تم اندر پہنچ جاؤ گے تو تم ہی غالب رہو گے, اللہ پر بھروسہ رکھو اگر تم مومن ہو. یہ ہے لیڈرشپ کا کردار. جب ساتھیوں کی ہمتیں ٹوٹنے لگے کھڑے کرو, خود بھی کھڑے دوسرے کو بھی. کوئی نیگیٹیوٹی نہیں پھیلانی. اور اگر وہاں کھڑے ہو کے کونوں میں باتیں, دروازوں کے پیچھے باتیں, پردوں کے پرد کپڑے پکڑ کے باتیں, باتھ روم کے دروازے میں باتیں, جو عموماً آج ہم مسلمانوں کا مزاج بن گیا, تو ڈی موٹیویشن ہوگا. بڑی اہم آیتیں ہیں. دیکھیے بڑی قوم بنی اسرائیل کی تباہی کی وجہ کیا تھی؟ ڈی مورلائز کیا ہو گیا, ڈی موٹیویٹڈ ہو گئے اور باتیں شروع کر دی. عقل مندی کیا ہوتی ہے؟ نہ سننی ہے نہ سنانی ہے, نہ کہنی ہے نہ کہلوانی ہے. کام کرو. کام کام کرنے والے یہی لوگ ہوتے ہیں جو مشکلات میں آ جائیں. لیکن آپ دیکھیے کہ جن کے اندر کچھ اور خواب خامیاں پیدا ہو چکی ہوتی ہیں نا, ان کے جواب بھی ذرا سنیے گا. کہنے لگے داخل ہو جاؤ گے تو تم ہی غالب ہو گے, اللہ پر بھروسہ رکھو اگر تم مومن ہو. لیکن انہوں نے پھر یہی کہا, یعنی اچھی بات سن کر بھی ہمت نہ بندھی. کیا کہا موسیٰ؟ ہم تو وہاں کبھی نہ جائیں گے جب تک وہ وہاں موجود ہیں, بس تم اور تمہارا رب دونوں جاؤ اور لڑو اور ہم یہاں بیٹھے ہیں. وہ وہاں بیٹھے تھے نا, انا ہا ہونا قائدون. آج ہم مسلمانوں کا بھی حال کچھ اس سے کم نہیں ہے. جب انہیں کہیں دین کا کوئی کام کرو, کہتے ابھی ہم بڑے مصروف ہیں, ابھی فیشیل کرانا ہے, ابھی ویڈنگ پلانر سیٹ کرنا ہے, ابھی تو جوڑا بھی شادی کا نہیں آیا, ابھی تو یہ کرنا ہے, ابھی گھر سجانا ہے. اور آپ جائیے دین کے کام کیجئے. ہمارے گھر شادی آ گئی, اب چھ ماہ تک ہمیں نہ پوچھئے گا. انا ہا ہونا قائدو. کیا جمعت بیٹھی بھی نہیں دکھتی؟ وہ ایک مجھے اشعار یاد آ رہے تھے علامہ مولانا حالی کے, چیر تو نہیں آتے لیکن ہیں بڑے زبردست. وہ کہتے کہ وہ دین جو بڑی شان سے نکلا تھا, یعنی مکہ میں جب دین آیا تھا بڑی شان تھی اس کی, آج دین غریب الغربا ہے دیار غیر میں. سچ بتائیے کیا آج یہ اسلام آپ کو مجھے ایک یتیم بچے کی طرح رلتا ہوا نہیں دکھتا؟ مجھے آپ کو اس کی چیخیں نہ سنائی دیں یہ اور بات ہے. جس کا دل چاہتا ہے ٹھوکر مار کے چلا جاتا ہے, جس کا دل کرتا ہے اسلام اور مسلمانوں کو بدنام کر دیتا ہے. آج کے دور میں اگر ہم نے اس یتیم کا خیال نہ رکھا کیا ہوگا؟ اب اس کو کسی سینس میں نہ لیجئے گا, میں آپ کو صرف ایک فیلنگ دے رہی ہوں کہ آج کے دور میں دین کا کام کرنا, اس کو اٹھانا, اس روتے بچے کو پکڑنا, اس کے آنسو پوچھنا, لوگوں میں اس کو عزت دلانا, کتنی بڑی نیکی ہے. بہت بڑی نیکی ہے. آج کے دور کا جہاد یہ کہ اس دین کی عزت کرو, اس کا منہ صاف کرو, اس کو لوگوں میں دکھاؤ. ہمارا دین برا نہیں ہے, ہم فنڈوز نہیں ہیں, ہم ٹیررسٹ نہیں ہیں. اسلام پیسفل ریلیجن ہے. مسلم عورتیں کوئی اپریسیو نہیں ہیں. حجاب کوئی پردہ کوئی ہمارے لیے رکاوٹ نہیں ہے. یہ مردوں کی داڑھی کوئی بیوقوفی کی علامت نہیں ہے. آج پورے یقین سے بنے. میں کسی کا ایک واقعہ سن رہی تھی, ناموں میں نہیں الجھاتی نہ الجھتی ہوں. کسی ٹیم کے پلیئر تھے وہ, تو ٹیم میں آپ کو پتا ہے کہ مسلم بھی ہوتے ہیں کچھ نان مسلم بھی ہوتے ہیں. ایک نان مسلم پلیئر جو تھا وہ مسلم ہوئے, तो लोगों ने उनको पूछा कि आपको किस चीज ने इस्लाम पे दावत दी, तो उन्होंने कहा कि हमारी टीम का एक साथी जो मुस्लिम था, मैं उसको उसकी वजह से मुस्लिम हुआ। तो लोगों ने कहा कि अच्छा, उसने इनको बहुत प्रीच की होगी, दावत दी होगी। तो कहने लगा, ही नेवर सेज वन वर्ड टू मी अबाउट इस्लाम, यानी उसने मुझे कभी प्रीच की कोशिश, या जैसे मुझे फील हो कि उसने मुझे हर वक्त ही नसीहतें कर रहा, नहीं, बट मैं इस मुस्लिम क्यों हुआ, मैं उसके एटीट्यूड को देखकर मुस्लिम हुआ। कहता मैं देखता था कि कुछ भी हो रहा हो, मैचिंग मैच हो रहा है या प्ले हो रहा है या मीटिंग है या कुछ है, जो ही नमाज का वक्त आता था वो साइड पे जाके नमाज पढ़ता था। फिर कहने लगा, एक दफा हमारी पूरी टीम को एक शराब बनाने वाली कंपनी की तरफ से टी शर्ट्स आई, उन्होंने स्पॉन्सर किया हुआ था, तो हमें हुक्म यह था कि हम सब ने वो टी शर्ट्स पहननी है क्योंकि स्पॉन्सर्स थे वो लोग। तो उसने कहा मैं नहीं पहनूंगा क्योंकि मैं शराब वालों की शर्ट भी नहीं पहनूंगा। फिर वो कहता है कि उसका अपना महल उसका अपना अखलाक, मुझे इतना इम्प्रेस किया कि इसमें क्या सच्चाई है, और कहता है उसकी वजह से मैंने इंटरेस्ट लिया इस्लाम में और मैंने स्टडी किया अरब में मुस्लिम। असल ये बात है, वी शुड नॉट बी सॉरी मुस्लिम, वी शुड बी प्राउड टू बी मुस्लिम। आप जब अपने इस्लाम का नाम बुलंद करने के लिए निकलते हैं ना, तो आप देखेंगे कि अल्लाह के हुक्म से अल्लाह ताला आपको मुझे फिर इज्जत भी देगा, और मेरे आपके वजह से अल्लाह सुबहान तआला दीन को भी इज्जत देगा। आज से अपनी दुआओं की लिस्ट में ये नाम दुआ शामिल कीजिए, अल्लाह मेरी वजह से इस्लाम को इज्जत दे, लोग मुझे देख कर मुसलमान हो, मेरा तौर तरीका, मेरी बातें, मेरी चेहरे का सुकून, मेरी खुशी, ये देखकर मुझे इस्लाम दें। वो एक शेर है ना कि तू क्या सखवा में मगरिब पे ना कर, खास है तरकीब में कौम हाशमी। यकीन करे उम्मत मुस्लिमा का खमीर किसी और ही मादे से बना हुआ है, ये आम लोगों जैसी है ही नहीं है। ये किताब, ये कुरान जब मेरी आपकी जिंदगी में इज्तमाही तौर पर आ जाता है, तो इसके बाद ऐसी ऐसी शख्सियात होती है कि जो वाकई दुनिया में तब्दीलियां पैदा करती हैं। अल्लाह ताला मुझे आपको इसकी तौफीक अता फरमाए। अल्लाह अकबर। लेकिन देखिए वो बैठे तो फिर बैठे ही रह गए, बैतुल मकदस नहीं मिला उनको, 40 साल तक वादी ती में भटके। आज हमारी भी ये जो सदी है ना, ये वादी ती की है, ये आजकल हमारा दौर वही चल रहा है मुस्लिम्स का। इंशाल्लाह आगे जाके कहीं हमारी यूथ उठेगी, इस्लाम का नाम बुलंद होगा, फिर कभी हमें भी फख्र होगा कि हम बड़ी जिंदा कौम है, और अल्लाह ताला वो वक्त जल्द लेकर आए। कल अब हजरत मूसा की बेबसी तो देखिए, पूरी की पूरी कौम ही बैठ गई। और आप यहाँ ये भी पता चलेगा कि अच्छे साथी ना मिले ना, तो बड़े बड़े अंबिया कराम का मिशन भी पूरा नहीं होता। क्यों नहीं दुनिया में हजरत मूसा का दीन चल सका, अच्छे साथी नहीं रहे, हजरत ईसा के साथ साथी नहीं थे, और नबी सल्लल्लाहु अलैहि वसल्लम का दीन आज तक क्यों कायम है और क़यामत तक रहेगा, क्योंकि आपको अच्छे साथी मिल गए थे जो एक कदम आपसे आगे बढ़ाते थे, साबिकून अलवलून थे। अल्लाह ताला हमें भी ऐसे साथी बना दे। फरमाया, قال ربي اني لا املك الا نفسي واخي ففرق بيننا وبين القوم الفاسقين। अब देखिए यही ऐसे वक्तों में जब कोई हक पे आपका साथ ना दे ना, तो आपको क्या करना चाहिए, उसका जवाब है। इस पर मूसा अलैहिस्सलाम ने कहा, मेरे रब, मेरे इख्तियार में कोई नहीं मगर या मेरी अपनी जात या मेरा भाई, बस तो हमें नाफरमान लोगों से अलग कर दे। यानी जब लोग साथ ना दें तो आप क्या मैं भी ना करूं, नहीं आप शुरू कर दे, अकेले कर ले, अल्लाह आपकी मदद करेगा। अल्लाह ने जवाब दिया, अच्छा तो वो मुल्क 40 साल तक इन पर हराम है, ये जमीन में मारे मारे फिरेंगे। आज हम भी मारे मारे फिर रहे हैं, आज हमें भी वाकई को रास्ता नहीं मिलता। फला तासअल कौम फासिकीन, और आप नाफरमान कौम पर तरस ना खाएं, यानी ऐसे लोगों को फिर छोड़ दीजिए, इन्होंने खुद ये रास्ता चूज किया तो फिर इनको इस पर चलने दो। अल्लाह ताला मुझे आपको समझ दे दे। इसके बाद जो वाक्य आ रहा है, इसके बारे में चंद बातें हैं कि ये वाक्य हजरत आदम और हव्वा के बिल्कुल फर्स्ट हैंड बच्चों का, यानी सुलभी बच्चे थे, जो हाबील और काबिल दो भाई थे। दोनों ने किसी वजह से कुर्बानी की, एक की कुर्बानी जो इखलास के साथ थी वो कबूल हो गई, दूसरे की कबूल ना हुई। चाहिए ये था कि जिसकी कबूल नहीं हुई वो ये सोचता कि मेरी कबूल क्यों नहीं हुई, मैं अपनी वो रीजन ढूंढ लूं, बजाय इसके ये करने के उसने हसद किया। यानी हसद में ये बड़ा खूबसूरत वाक्य जो कोट किया जा सकता है कि सगे भाइयों का हसद किस हद तक पहुंचा कि जिसको हसद हुआ उसने दूसरे भाई को कत्ल कर दिया। जब कत्ल कर दिया, पहला कत्ल था दुनिया में, ना पता था मरने के बाद क्या करते हैं, आप खड़ा बैठा देख रहे भाई की लाश को क्या करूं। फिर अल्लाह ने एक कौवा भेजा और दो कौवों में लड़ाई हुई, उसमें से एक मरा, जब नीचे गिरा तो दूसरे कौवे ने जमीन खोदी और अपनी चोट से और उसमें उस कौवे को दफन कर दिया। ये सारा मंजर ये देख रहा था। इसको देखकर इसको गिल्ट हुआ कि देखो मुझे तो इतनी अकल ना आई कि अपने भाई को जमीन में दफन कर दूं, तो कौवे को अकल आई। तो लिहाजा ये वाक्य आपको बहुत सारे मॉरल्स देगा, लेकिन किस्सा पूरा हम साथ एक पढ़ेंगे। फरमाया वतलू अलैहिम नबअ बनी आदम बिल हक, और जरा इन आदम के दो बेटों का किस्सा भी बगैर किसी कमी बेशी के सुना दो। जब इन दोनों ने कुर्बानी की तो इनमें से एक की कुर्बानी कबूल की गई और दूसरे की ना की गई। इसने कहा मैं तुझे मार डालूंगा। इसने जवाब दिया अल्लाह तो मुत्तकियों ही की नजरें कबूल करता है, अगर तू मुझे कत्ल करने के लिए हाथ बढ़ाएगा। यानी आप जरा यहाँ गौर कीजिएगा अच्छे लोगों की क्या खूबी होती है। अगर तू मुझे कत्ल करने के लिए हाथ उठाएगा तो मैं तुझे कत्ल करने के लिए हाथ नहीं उठाऊंगा। यानी कि टिट फॉर टैट, बुराई का जवाब बुराई से नहीं दूंगा। मैं रब्बुल आलमीन से डरता हूँ। क्या पता चला, जिसको अल्लाह का डर होता है ना, वो जुल्म के जवाब में भी हाथ नहीं उठा रहा होता। मैं चाहता हूँ कि तू मेरा और अपना गुनाह खुद समेट ले और दोस्ती बनकर रहे। जालिमों के जुल्म का बस यही ठीक बदला है। आखिरकार इसके नफ्स ने अपने भाई का कत्ल इसके लिए आसान कर दिया और वो इसे मारकर इन लोगों में शामिल हो गया जो नुकसान पाने वाले थे। फबअसल्लाहु गुराबा, फिर अल्लाह ने कौवा भेजा जो जमीन खोदने लगा ताकि इसे बताए कि अपने भाई की लाश को कैसे छुपाए। ये देखकर वो बोला अफसोस मुझ पर, मैं इस कौवे जैसा भी ना हो सका कि अपने भाई की लाश छुपाने की तदबीर निकालता। और इसके बाद वो अपने किए पर बहुत पछताया। यहाँ देखिए कि दो भाइयों के बीच में ये जो मामला हुआ इसको अल्लाह ताला ने रखा। इसमें चंद बातें हमारे अमल की। पहली बात देखिए कि अल्लाह ताला इंसानों का तकबर बाज़ दफा इस तरह भी तोड़ता है कि जानवरों के जरिए से उसको कुछ बातें सिखा देता है। दूसरी बात है कि उसको इस बात पे अफसोस नहीं हुआ कि मेरे हाथ से मेरे भाई का कत्ल क्यों हो गया, बल्कि अफसोस इस बात पे था कि मैं इस लाश को छुपा नहीं पा रहा। आज भी आप देखिए फिक्शन और हॉरर मूवीज और जितनी भी इस तरह की फिल्में होती हैं, उसमें सबसे ज्यादा जोर जो होता है कि जुर्म को छुपाया किसने खूबसूरत, वो हीरो है। फिर इसमें एक और चीज है और वो क्या है कि जानवरों से रहनुमाई ली। कौवे जैसा खुद को करना चाह रहा है लेकिन अपना भाई जिसने उसको माफ कर दिया और उसके आगे हाथ नहीं उठाया उस जैसा नहीं हुआ। और असल में इस कहानी की भी कहीं ना कहीं जाकर डोरी एवोल्यूशन के नजरिए से जाती है कि जानवरों को अपना इमाम बनाओ ताकि फिर न्यूट बनो जब तुम गंदे काम करो। आज के दौर का एक बहुत बड़ा फितना जो हमारी यूथ को सामने आ रहा है वो क्या है कि किसी तरह मान जाओ कि हम जानवरों से ही इवॉल्व हुए हैं, एवोल्यूशन की थ्योरी, ताकि जानवर कपड़े नहीं पहनते हम भी नहीं पहनेंगे, उनमें फ्री सेक्स है हम में भी फ्री सेक्स है। जानवर किसी हद तक बच्चों को पालते हैं लेकिन अपने माँ बाप का ख्याल नहीं रखते। तो आज आप देखिए इंसानियत को हिडन मैसेजेस यही है कि बुजुर्ग हैं उनको आप डालिए ओल्ड होम्स में और बच्चों को कुछ अरसा पाल लीजिए और उसके बाद आप छोड़िए और जाइए अपने काम कीजिए। तो अल्लाह ताला ने इस कत्ल से वो दरवाजा खुल गया। यानी यहाँ अल्लाह ताला बताते हैं कि बनी इसराइल का ये पहला कत्ल था इंसानियत में जो हुआ। अब इसके बाद क्या हुआ, वह मिन अजली ज़ालिका कतबना अला बनी इसराइल अन्नहु मन कतल नफ्सा, इसी वजह से बनी इसराइल पर हमने ये फरमान लिख दिया था कि जिसने किसी इंसान को खून के बदले या जमीन में फसाद फैलाने के सिवा किसी और वजह से कत्ल कर दिया, इसने गोया तमाम इंसानों को कत्ल कर दिया। क्या पता चला, ये तौरात की आयतें। जैसे आज इस्लाम में कत्ल की सजा कत्ल है ना, तौरात में भी कत्ल की सजा कत्ल थी। और जिसने किसी की जान बचाई इसने गोया तमाम इंसानों को जिंदगी बख्श दी। डॉक्टर्स के लिए ये बड़ी खूबसूरत आयत है। अगर वाकई अच्छे जज्बे से कोई डॉक्टर बन के अपनी इंसानियत की खिदमत करता है तो ये एक अल्लाह ताला की तरफ से ऑनर है कि आप लोगों की बीमारियां दूर करने का जरिया बनते हैं। मगर इनका हाल ये है कि हमारे रसूल पैर दर पे इनके पास खुली हिदायत लेकर आए, फिर भी इनमें से अक्सर लोग जमीन में ज्यादतियां करने वाले हैं। जो लोग अल्लाह और उसके रसूल से लड़ते हैं, कैसे लड़ते हैं लोग, उनके दिए हुए अहकामात को ना मानकर, और जमीन में इसके लिए तगो दौ करते फिरते हैं कि फसाद बरपा करें। उनकी सजा ये है, आप लिख लीजिए ये जो आयतम पढ़े ना, ये डकैती की सजा है, डाका पड़ गया। चोरी की सजा तो है हाथ काटना, लेकिन डाका डालना इससे बहुत बड़ा फेल है, उसकी सजा इससे भी बड़ी है। क्या है सजा, कि कत्ल किए जाएं या सूली चढ़ाए जाएं या इनके हाथ और पांव मुखालिफ सिमतों से काट डाले जाएं या वो जिला वतन कर दिए जाएं। ये जिल्लत और रुसवाई तो इनके लिए दुनिया में है और आखरत में इनके लिए इससे बड़ी सजा है। हाँ मगर जो लोग तौबा कर लें कबल इसके कि तुम इन पर काबू पाओ। कितना प्यारा इस्लाम कि जो हर चीज में तौबा की गुंजाइश रखता है। फरमाए फालमू, तुम्हें मालूम होना चाहिए कि अल्लाह गफूर रहीम है, माफ करने वाला और बख्शने वाला। اب وسیلے کی بات ہے. بعض لوگ وسیلے کا انکار کرتے ہیں اور بعض ہر چیز کو وسیلہ بناتے ہیں. یہ دو ایکسٹریمز ہیں. اس ایک آیت میں آپ کو بہت خوبصورت طریقے سے پتا چل جائے گا کہ کن چیزوں کا وسیلہ بنایا جا سکتا ہے. تو فرمایا ایھا الذین آمنوا اتقوا اللہ وابتغوا الیہ الوسیلہ. اے لوگوں جو ایمان لائے ہو اللہ سے ڈرو اور اس کی جناب میں باریابی کا ذریعہ تلاش کرو, یعنی اس کی قربت کا ذریعہ تلاش کرو اور اس کی راہ میں جد و جہد کرو تاکہ تمہیں کامیابی حاصل ہو. وسیلہ کیا ہے وسیلہ سے؟ دو چیزوں کو ملانے والی چیز. انسان کس چیز کا وسیلہ بنا سکتا ہے؟ پہلی تو بات ہے کہ اللہ تعالیٰ کے ناموں کا وسیلہ آپ بنا سکتے ہیں. جب آپ دعا کریں تو آپ کہیں یا اللہ تجھے تیرے رحمان ہونے کی قسم, تو اپنے غفور ہونے کے وسیلے سے, تو اپنے الودود ہونے کے وسیلے سے, اس طرح مانگ سکتے ہیں. پھر اسی طرح آپ اپنی کسی نیکی کا وسیلہ بھی مان سکتے ہیں. مثلا اگر آپ نے کوئی ایسی نیکی کی جو کسی کو نہیں پتا, کوئی آپ کے اس نیکی کو ایڈمائر نہیں کرے گا, آپ نے صرف اور صرف اللہ کے لیے کی اور آپ اس نیکی کو کر کے کہتے ہیں مالک میں نے یہ صرف تیرے لیے کی, یہ بھی وسیلہ ہے. ایک بڑا معروف واقعہ جو آپ میں سے بہت ساروں نے سنا ہوگا, ہو سکتا ہے کچھ نے نہ سنا ہو, کہ تین لوگ ایک غار میں پھنس گئے تھے اور بارش ہوئی تو غار کا دروازہ بند ہو گیا, پتھر ایک آ کے گر گیا. بڑی کوشش کی اس کو ہٹائیں لیکن وہ ہٹ نہیں سکا. تو انہوں نے کہا کہ اب اور تو کوئی طاقت نہیں ہے جو ہماری مدد کرے, اور اللہ سے دعا کرتے ہیں کہ ہماری کسی نیکی کی وجہ سے وہ ادھر راستہ بنا دے. تینوں نے اپنی ان یوزل نیکیوں کا ذکر کیا. ایک نے اپنی محبت کا ذکر کیا کہ کیسے اپنی کزن سے اس کو محبت تھی لیکن اللہ کے ڈر سے اس نے اس کے ساتھ برا فعل نہیں کیا. پھر دوسری طرف ایک نے کہا کہ میرے ماں باپ تھے بوڑھے اور میں ان کو دودھ پلانے کے لیے ساری رات ان کے پاس کھڑا رہا لیکن ان کو اٹھایا نہیں کہ کہیں وہ ڈسٹرب نہ ہو, یہ بات کی. تیسرے نے کہا کہ میرے پاس ایک ملازم تھا, وہ بغیر تنخواہ لیے چلا گیا تو میں نے اس کے پیسوں کی بکری خرید لی. کچھ عرصے میں وہ ایک بکری سے کتنی بکریاں ہو گئیں, تو جب وہ واپس آیا میرے پاس تو میں نے ایک بکری نہیں دی, ساری دے دی کیونکہ وہ اس کے پیسوں سے تھی. تو اللہ تعالیٰ یہ عمل تیرے لیے. اور واقعی دیکھیں تینوں عمل عام حالات میں کوئی نہیں کر سکتا. تو اللہ اگر تجھے ہمارا یہ عمل پسند ہے تو راستہ کھول دے. تو ایک ایک کر کے وہ راستہ کھل گیا تھا. آپ دیکھیے کہ آپ کی نیکیاں, کوئی نیکی ایسی ضرور کر کے نہ چھپا دیں. جیسے والیٹ میں آپ نے کوئی نوٹ چھپایا ہوتا ہے کسی مشکل میں کام آئے گا, جب کچھ نہیں ہوگا نکال لیں گے. اسی طرح کچھ ایسی نیکیاں ضرور کریں چھپا کے, بالکل کوئی اشتہار اس کا نہیں, کچھ کسی کو نہیں, اللہ کا اور آپ کا معاملہ. چاہے آپ اس میں کسی کو معاف کریں, کسی کو کوئی کچھ دیں, کسی کو سکھائیں, کچھ لیں بغیر شہرت سے, انشاءاللہ وہ چیزیں آپ کے اور اللہ کے بیچ میں ایک وسیلہ بن جائیں گی. پھر آپ دیکھیں گے کہ اللہ تعالیٰ کے ساتھ کتنا آپ کا تعلق جڑے گا. پھر آپ دیکھیں جاہدو, جد و جہد کرو, سٹرگل کرو, اٹموسٹ کوشش کرو. اللہ کے راستے میں جو رکاوٹیں آتی ہیں اس کو ہٹاؤ, اللہ کا کام کرتے رہو. کبھی نفس بیچ میں آتا ہے, کبھی خاندان, کبھی برادری, ساری زندگی ایک بندہ جہاد کرتا رہتا ہے چاہے کبھی اس نے تلوار بھی نہ پکڑی ہو. آپ کو راستے میں کئی چیزیں روکتی ہیں لیکن آپ کہتے نہیں ہیں اللہ یہ تیرے لیے کام کیا ہے, میں نے اس کو لینا ہے. اور یقین کریں ایک ایمان والے کو تو چاروں طرف سے لڑنا پڑتا ہے. ایک طرف ابلیس سے لڑتا ہے جو چاروں وقت اس کو الٹے سیدھے خیالات ڈالتا ہے, اس کے لشکر ہیں. دوسری طرف انسان کا اپنا نفس ہے جس کو آپ خواہش کہتے ہیں, اس کی سرکشی ہے. تیسری طرف دنیا میں وہ انسان جو اللہ کے دین سے پھرے ہوئے ہیں, جو غلط چیزوں میں لیتے ہیں, ٹیمپٹیشن ہے, آپ کو غلط غلط چیزیں دکھاتے ہیں. اور چوتھی طرف ایک سسٹم ہے, معاشرہ جس میں ہم پھنسے ہوئے, بڑے بڑے گناہ کرنے پڑتے ہیں, کیا کریں مجبور ہیں. ان چاروں طرف کی جنگوں کے بیچ میں وجاہدو, محنت تو کرو. دیکھیں یہ دنیا آرام کی جگہ نہیں ہے, قبر میں بہت آرام کریں گے. صحابہ ساری زندگی تڑپتے رہے, 23 سال تک صحابہ نے اللہ کے نبی کا ساتھ دیا, تھک کے نہیں بیٹھے, 2-4 سال میں بیٹھ کے تھکتے. میں کہتی ہوں خوش قسمت ہے جن کو شروع میں موت آ گئی, اجر ان کا بھی برابر ہے. لیکن جو آخر تک تبوک تک رہے, بعد میں بھی انہوں نے کام کیے, کیونکہ یہ کام کب ختم ہوگا؟ جب دنیا سے کفر ختم ہوگا. اسی لیے اللہ تعالیٰ کہتے ہیں کہ تم فلاح چاہتے ہو تو تمہیں زندگی میں سٹرگل کرنی ہوگی. اور میرے آپ کے لیے آج نیکیوں کے بڑے مواقع کھلے ہوئے ہیں. جب کچھ لوگ کام کریں کچھ نہ کریں تو وہ چیز بہت قیمتی ہوتی ہے. آپ دیکھیں نا ایک چیز اس کا ریٹ بڑھ گیا, کب؟ جب بہت سارے لوگ اس کو کر رہے ہیں. ایک وہ وقت ہوتا ہے کوئی لے ہی نہیں رہا تو لوگ کہتے سیل لگا دو. آج دین کا کام کرنا ابس ہے, وظیفے پڑھنے آسان ہے, چلے کرنے آسان ہے. اب آپ اس سیل لگی نیکیوں کو لے لیں, یعنی آپ کہہ سکتے ہیں کہ آج کے دور میں دین کا کام کرنا سیل پہ لگا ہوا. جب کوئی نہیں کر رہا تو اللہ آپ کو دے رہا. ہو سکتا ہے اچھا کرنے والا کوئی ہوتا تو اللہ مجھے موقع ہی نہ دیتا. میرے میں کون سی اتنی خوبی ہے, اللہ نے مجھے آج کیوں دی کہ اور ہے ہی نہیں کرنے والا, چلو اسی کو بٹھا دو. تو ہمیشہ اس کا ڈر رکھیں کہ اللہ تو میری اس نعمت کو قبول کر لے. ورنہ آگے کیا ہوگا. اب اگلی آیت پھر سے جوڑ کے دیکھیے, حسرت بھری بھی ہے. ان الذین کفروا لو ان لهم ما فی الارض جمیعا ومثله معه. خوب جان لو کہ جن لوگوں نے کفر کا رویہ اختیار کیا, اگر ان کے قبضے میں ساری دنیا کی دولت ہو اور اتنی ہی اور اس کے ساتھ بھی, اور وہ یہ چاہیں کہ اسے فدیے میں دے کر روزے قیامت کے عذاب سے بچ جائیں, تب بھی وہ ان سے قبول نہ کی جائے گی. آج دیں گے تو قبول ہوگا, کل کون لے گا ہمارے ہاتھ سے؟ مرتے وقت بھی کوئی نہیں لے گا, بعد کی باتیں تو دور کی ہیں. اور ان کو دردناک سزا مل کر رہے گی. وہ چاہیں گے کہ دوزخ کی آگ سے نکل بھاگیں مگر نہ نکل سکیں گے, اور انہیں قائم رہنے والا عذاب دیا جائے گا. آج میرے آپ کے ایسٹس میری اپنی ذات کی صورت میں ہوں, میرے بچوں کی صورت میں, میری سکلز کی صورت میں, میرے مال سونے چاندی کی صورت میں, آج دے دیں ہم اللہ کے راستوں میں تاکہ کل ان کا ریٹ نہ گر جائے. آگے چور کی سزا, اور چور خواہ عورت ہو یا مرد دونوں کے ہاتھ کاٹ دو, ان کی کمائی کا بدلہ ہے. واللہ عزیز حکیم, اور اللہ کی طرف سے یہ عبرتناک سزا ہے. اللہ کی قدرت سب پر غالب اور وہ دانا بھی نہ ہے. پھر جو ظلم کرنے کے بعد پھر توبہ کرے اور اپنی اصلاح کرے تو اللہ کی نظر عنایت پھر اس پر مائل ہو جائے گی. اللہ تعالیٰ بہت درگزر کرنے والا اور رحم فرمانے والا ہے. چور کی کیا سزا ہے؟ دیکھیے کہ چوری کرنا, چوری لفظ پہ ہاتھ کٹنا, بعض لوگ اس پہ بڑا نیگیٹو سوچتے ہیں, تو آپ دیکھیے کہ یہ ایسے ہی نہیں ہے. پہلے وہ پورا معاشرہ بنایا گیا کہ جہاں کسی کا ایک پینسل ایک ربڑ بھی کوئی اٹھانا سوچ بھی نہیں سکتا تھا. صحابہ کرام اتنے کیوریس تھے اس بات پہ کہ ہم کسی کی کوئی چیز کی طرف نظر بھی نہ بھرے. معاشرے سے بھوک ختم کر دی گئی, دنیا میں بالکل ایک اپنے ملک میں سکون کیا گیا, جس کے آج مثال آپ کو سعودی عرب دیکھے گا. ہر ایک کو اس کے حقوق دیے گئے. اب آپ بتائیں کہ سعودی عرب میں اگر آج بھی اسلامی سزائیں لگی ہوئی ہیں تو آپ حج عمرے پہ تھے کتنے لوگوں کے ہاتھ کٹے ہوئے؟ پورے سال میں شاید ایک دو اکا دکا کیس ہوتے ہیں. ہم لاسٹ عمرے میں تھے تو جب ہوٹل میں سامان چھوڑتے ہیں نا, تو ان سے پوچھا گیا کہ قیمتی سامان ہے تو کمرے میں چھوڑ دیں عمرہ کرنا ہے؟ انہوں نے کہا بے فکر ہو کے چھوڑیں. کیوں؟ کہتے ہیں جتنے لڑکے ہی ہوٹل میں کام کرتے ہیں جب وہ آتے ہیں نا ادھر باہر کے ملکوں سے, سب سے پہلے ہم ان کو یہ سکھاتے ہیں کہ دیکھو اگر تم نے کسی کی ایک پینسل بھی پکڑی تمہارا ہاتھ کاٹ دیں گے. کہتے آج تک چوری ہوئی نہیں ہے. آپ مجھے بتائیں, اس کے برعکس میں نے امریکہ میں جا کے دیکھا جو وہاں کی چوریوں کے حالات ہیں. اللہ تعالیٰ کسی کو اس سے واسطہ نہ ڈالے. وہ کہتے ہیں اب ہم نے مقدمے بھی کوئی نہیں لکھنے کیونکہ چور تو پکڑے ہی نہیں جاتے. تو یہ اسلامی سزائیں بوجھ نہیں ہیں, یہ ان چیزوں کو روکنا ہے. جب لوگ ہمدردی کرتے ہیں ہائے چور کا ہاتھ کاٹ دیں, تو ہمدردی کس سے ہوئی؟ چور سے ہوئی. اسلام کی ہمدردی کس سے؟ جن کی چیزیں چوری ہوتی ہیں ان سے. تو لہٰذا ایسی سزاؤں اور ایسی باتوں کو ان کو کبھی نیگیٹو نہیں سوچنا چاہیے. اللہ تعالیٰ کہہ رہے میں غفور رحیم ہوں, میری حکمتیں ہیں. تمہارا خیال ہے میں اتنی بڑی ذات تمہیں اتنے الٹے غلط فیصلے کراؤں گا, میں اچھے فیصلے کرتا ہوں. علم تعلم, اور کیا تم نہیں جانتے کہ اللہ زمین و آسمان کی سلطنت کا مالک ہے, جسے چاہے سزا دے اور جسے چاہے معاف کر دے, وہ ہر چیز کا اختیار رکھتا ہے. اے پیغمبر, تمہارے لیے باعث رنج نہ ہو وہ لوگ جو کفر کی راہ میں بڑی تیز کامی دکھا رہے ہیں. کیا پتہ چلا کہ اللہ کے نبی کو دکھ ہوتا تھا, غصہ نہیں آتا تھا. آج دینداروں کو غصہ آنے لگتا ہے لوگوں کو غلط کام کرتے دیکھ کر. تو ایک سچے ایمان والے کی نشانی کیا ہے؟ بے دین لوگ دنیا دار لوگوں کی غلط باتوں پہ دل تو جلتا ہے, اس میں کوئی شک نہیں, غصہ نہیں آئے گا کیونکہ ان بیچاروں تک بات نہیں گئی. دین سیکھنے والے, دین سیکھے ہوئے اپنے لوگوں کی باتوں پہ غصہ آ سکتا ہے, لیکن بیچارے بھولے بھالے انجان لوگوں پہ غصہ نہیں کرنا چاہیے, بلکہ دکھ اور دکھ سے پھر دعا کیجیے. فرمائے من الذین قالوا آمنا بافواههم, ہاں وہ ان لوگوں میں سے ہوں جو منہ سے کہتے ہیں کہ ہم ایمان لے آئے مگر دل ان کے ایمان نہیں لائے, یا ان میں سے ہوں جو یہود بن گئے جن کا حال یہ ہے کہ جھوٹ کے لیے کان لگاتے ہیں, اور دوسرے لوگوں کی خاطر جو تمہارے پاس کبھی نہیں آئے سن گن لیتے پھرتے ہیں. کچھ لوگ ایسے تھے جو اللہ کے نبی کی محفل میں آتے نہیں تھے لیکن خبر پوری رکھتے تھے کیا ہوا کیا ہوتا ہے. کیوں؟ کیونکہ انہوں نے باتوں کو بدلنا ہوتا تھا. کیسے؟ کتاب اللہ کے الفاظ کو ان کی اصل جگہ متعین ہونے کے باوجود اصل معنی سے پھیرتے, آؤٹ آف کانٹیکسٹ باتیں باہر جاتی تھی. کیونکہ ایک بندہ پانچ منٹ آپ کے پاس آ کے بیٹھے اور اٹھ کے چلا جائے, ہو سکتا ہے اس پانچ منٹ میں آپ کے بریک ہوئی ہو, مثال کے لیے بتا رہی ہوں. اب وہ جا کے کہ توبہ توبہ, وہاں کیا کرنا دورہ قرآن میں جا کے, کان پڑی آواز نہیں آ رہی تھی, وہ تو سنتے ہی نہیں ہے, وہاں تو شور ہی بڑا. بھائی آپ کب گئے؟ اس وقت وہ تو بریک تھی. अच्छा वो तो कुरान का तो वहां नाम भी नहीं, तो जो आउट ऑफ कॉन्टेक्स्ट चीजें होती है ना इसको पकड़ के बिग क्रॉस करके वहीं क्रैश कर दिया करे। बहुत सारे फितने फैलने की वजह सिर्फ और सिर्फ आउट ऑफ कॉन्टेक्स्ट और बेमौका बातें करना। अल्लाह ताला हमें इसे बचा के रखे। और लोगों से कहते हैं अगर तुम्हें ये हुक्म दिया जाए कि मानो नहीं तो ना मानो, जिसे अल्लाह ही ने फितने में डालने का इरादा कर लिया हो इसको अल्लाह की गिरफ्त से बचाने के लिए तुम कुछ नहीं कर सकते। आइए हम भी दुआ करें कि अल्लाह हमें फितनों से बचा के रखे। ये वो लोग हैं जिनके दिलों को अल्लाह ने पाक ना करना चाहा। दुआ करें अल्लाह मेरे दिल को पाक कर दे, मुझे गंदे दिल के साथ ना रखना। इनके लिए दुनिया में रुसवाई है और आखिरत में सख्त सजा है। ये झूठ सुनने वाले और हराम के माल खाने वाले, लिहाजा अगर ये तुम्हारे पास अपने मुकदमात का फैसला मुकदमात लेकर आए तो तुम्हें इख्तियार है कि चाहो इनका फैसला करो वरना इनकार कर दो, और अगर आप इनकार कर दो तो ये आपका कुछ नहीं बिगाड़ सकते, और फैसला करो तो फिर ठीक ठीक इंसाफ के साथ करो और अल्लाह इंसाफ करने वालों को पसंद करता है। देखिए यहूद भी मदीना में नबी सल्लम के पास आते थे अपने मुकदमों के फैसले करवाने के लिए। आज जब मुस्लिम्स ने नॉन मुस्लिमों में रहते हुए मुस्लिम अदालतें कायम नहीं की क्योंकि अभी तो हम अपने मुल्कों में भी इस्लाम नहीं ला सके। अल्लाह ताला हमें इसकी तौफीक दे। और ये तुम्हें कैसे हुक्म बनाते हैं जबकि इनके पास तौरात मौजूद है जिसमें अल्लाह का हुक्म लिखा हुआ है, और फिर ये इससे मुंह मोड़ रहे हैं। असल बात यह है कि ये लोग ईमान ही नहीं रखते। अभी जितनी अगली आयत है ना इसको बड़े शौर से सुनिएगा। तीन मुख्तलिफ मजाहब का तकाबुल और उस दौर की इल्हामी किताब को लागू करने का हुक्म है। बहुत खूबसूरत आयत है और आज के दौर में वाकई उम्मत मुस्लिमा को क्या करना है और क्या नहीं करना उसकी क्लियर पिक्चर आपको इसमें दिखेगी। सबसे पहला मजहब तौरात का वालों का यानी यहूद का था, फिर अंजील और फिर कुरान, तो तीनों का तकाबुल है। और ये सूरत मायदा में बहुत सारी आयतें तौरात और इंजील की हैं। आप नोट भी कर रहे हैं ना वकतबना अला बनी इसराइल, तो ये किसकी बात है? बनी इसराइल की बात है ना। तो किसी का अगर दिल चाहते हैं ना कि हम बाइबल पढ़ें या तौरात इंजील पढ़ें तो आप उनको दावत दें कि आप कुरान पढ़ लीजिए। कुरान में उन पिछली किताबों की वो सारी बातें प्रिजर्व्ड हैं जो कि अल्लाह की तरफ से थी। अब तो हमें पता नहीं कि उसमें उन्होंने और क्या डाल दिया। तो सिक्योर्ड वे क्या है कि आप कुरान में से पढ़ लीजिए कि तौरात और इंजील क्या थी। इन मंजल नत्तौरात फीह खुदम व नूर, हमने तौरात नाजिल की जिसमें हिदायत और रोशनी थी। सारे नबी जो मुस्लिम थे इसी के मुताबिक इन यहूदी बन जाने वालों के मामलात का फैसला करते थे। इसी तरह रब्बानी और अखबार भी इसी पर फैसले का मदार रखते थे क्योंकि इन्हें किताबुल्लाह की हिफाजत का जिम्मेदार बनाया गया था और वो इस पर गवाह भी थे। बस तुम एपस है गिरोह यहूद, तुम लोगों से ना डरो मुझसे डरो, और मेरी आयात को जरा जरा से मुआवजे लेकर बेचना छोड़ दो। जो लोग अल्लाह के नाजिल करदा कानून के मुताबिक फैसला ना करें वही काफिर है। इस हिस्से को हाईलाइट कीजिए, आगे दो और भी करवाऊंगी इंशाल्लाह। पहली बात तौरात को नाजिल किया क्यों? ताकि इसको लागू करो। देखिए अल्लाह की किताब क्यों आती है? चुमने चाटने के लिए, कस्मे खाने के लिए, इसकी खूबसूरत कैलीग्राफी लिख के लगा दो, इसका छोटा सा कुरान बना के लॉकेट बना के गोल्ड के सांचे में डाल लो? नहीं, इसलिए आती है कि इसके मुताबिक हुक्म दो, इसके मुताबिक जिंदगियां बसर करे। तो रात आई तो वो लोगों से डर गए, छोड़ दिया, अल्लाह ने कहा ये काफिर है ना शुक्र है। हालांकि तौरात में क्या था, यह जो ये तौरात की है जब हम पढ़ने लगे हैं, वो कतब ना ले ही फी हा, और हमने लिखा इनमें इस पर इसमें किधर तौरात में क्या अन्न नफ्स बिन नफ्सी। तौरात में हमने यहूद पर यह हुक्म लिख दिया था कि जान के बदले जान, आंख के बदले आंख, नाक के बदले नाक, कान के बदले कान, दांत के बदले दांत, और तमाम जख्मों के लिए बराबर का बदला। फिर जो कसास का सदका कर दे तो वो इसके लिए कफारा है, और जो लोग अल्लाह के नाजिल करदा कानून के मुताबिक फैसला न करें वही जालिम है। तो यहाँ बात खत्म हुई तौरात की। उन्होंने अपने दीन को नाफिज नहीं किया, बस एक बरकत की किताब बना के सजा लिया दिलों में। फिर अल्लाह ने मौका दिया नसारा को, क्या फिर हमने इन पैगंबरों के बाद मरियम के बेटे ईसा को भेजा। तौरात में से जो कुछ इसके सामने मौजूद था वो उसकी तस्दीक करने वाले थे, और हमने इनको इंजील अता की जिसमें हिदायत और रोशनी थी, और वो भी तौरात में से जो कुछ उस वक्त मौजूद था उसकी तस्दीक करने वाली थी, और खुदा तर लोगों के लिए सरासर हिदायत और नसीहत थी। हमारा हुक्म था अहले इंजील इस कानून के मुताबिक फैसला करे जो अल्लाह ने इसमें नाजिल किया, और जो लोग अल्लाह के नाजिल करदा कानून के मुताबिक फैसला न करें फौलाए का हुमुल फासिकून, वही फासिक है। हाईलाइट करें, پیچھے کیا آیا؟ کافر، یہاں کا فاسق، سیم رول. اپنے وقت میں یہود کے علماء نے تورات کے مطابق زندگی نہیں گزارنے دی لوگوں کو، برکت کی کتاب بنایا. بعد میں اللہ نے نصارہ کو موقع دیا، انہوں نے بھی یہی کچھ کیا. اب آ گئی باری آپ کی میری، یہاں سے مسلمانوں کا قصہ ہے جس پہ ہمیں واقعی کان رکھ کے سننا ہے. وَانزَلْنَا إِلَيْكَ الْكِتَابَ بِالْحَقِّ، پھر اے محمد صلی اللہ علیہ وسلم ہم نے آپ کی طرف یہ کتاب بھیجی جو حق لے کر آئی ہے. یہ کون سی قرآن کتاب ہے؟ القرآن. اور الکتاب میں سے جو کچھ اس کے آگے موجود ہے اس کی تصدیق کرنے والی اور اس کی محافظ و نگہبان ہے. بس تم اللہ کے نازل کردہ قانون کے مطابق لوگوں کے معاملات کا فیصلہ کرو. اور کیا بتایا؟ کہ لوگوں کے معاملات کا فیصلہ اس قرآن کے مطابق کرو، اور جو حق تمہارے پاس آیا اس سے منہ موڑ کر ان کی خواہشات کی پیروی نہ کرو. کیا بتایا؟ اسلام کے نظام کو نافذ کرو، قرآن کے مطابق فیصلے کرو. ہو رہے ہیں آج ہمارے ملکوں میں؟ 60 میرے حال مور دین 60 ایئرس ہو گئے ہیں، 61 ایئرس ہو گئے ہوں گے شاید پاکستان کو بنے ہوئے. آپ کو حیرت ہوگی کہ ابھی بھی لیگلی وہاں برٹش لا لگا ہوا ہے. یہ جواب ہے اس کا. 60 سال میں جو قوم اپنا قانون نہ اسلام کے مطابق کر سکی وہ وہاں اسلام نافذ کیسے کرے گی؟ یہ آج پاکستان میں سمیت دنیا کے ان تمام ملکوں میں جو کہتے خود کو مسلمان ملک ہیں اور قانون پہ راضی غیروں کے. اللہ تعالیٰ کہتے ہیں دوسروں کی خواہشوں کو چھوڑ دو. جب ہم نان مسلم سے پوچھیں گے وہ تو کبھی دنیا میں ہمیں اسلام کو نہیں لانے دیں گے. اسی لیے فرمایا ہم نے تم میں سے ہر ایک کے لیے ایک شریعت اور ایک راہ عمل مقرر کی ہے، اگرچہ تمہارا خدا چاہتا تو تم سب کو ایک امت بھی بنا سکتا تھا، لیکن اس نے یہ سب اس لیے کیا کہ جو کچھ اس نے تم لوگوں کو دیا ہے اس میں تمہاری آزمائش کرے. اب کرو کیا؟ فَاسْتَبِقُوا الْخَيْرَاتِ، نیکیوں میں سبقت کرو، ایک دوسرے سے آگے جاؤ. کیوں؟ إِلَى اللَّهِ مَرْجِعُكُمْ جَمِيعًا، آخر کار تم سب کو اللہ کی طرف پلٹ کر جانا ہے. فَيُنَبِّئُكُمْ بِمَا كُنْتُمْ فِيهِ تَخْتَلِفُونَ، پھر وہ تم کو خبر دے دے گا، پھر وہ تمہیں اصل حقیقت بتا دے گا جس میں تم اختلاف کرتے ہو. اصل زندگی کا خلاصہ یہ ہے. اب دیکھیے رمضان کا تو پیغام یہ ہے، حدیث میں آتا ہے کہ جب رمضان کا مہینہ قریب آتا ہے تو ایک فرشتہ پکارتا ہے، یا باغی الخیر اقبل اقبل اقبل، اے خیر کو چاہنے والے بھاگ، جلدی کر، جلدی چل. اور ایک دوسرا فرشتہ پکارتا ہے، یا باغی الشری اکثر اکثر، اے شر کرنے والے، برے کام کرنے والے، رک جا رک جا. آج میرا آپ کا بھی یہی کام ہونا چاہیے، ہم لوگوں کو دعوت دیں کہ خیر کی طرف چلو. زندگی تو گزر جائے گی لیکن نیکیاں بڑھ جاتی ہیں اس کا اجر وقت اور حالات کے مطابق. اللہ نے کہا کہ آج صوم لی وانا اجزی بھی، روزہ میرے لیے اس کا اجر میں دوں گا، تو روزے میں جتنی نیکیاں کرتے ہیں اس کا اجر بھی اللہ ہی دیتا ہے. تو اللہ تعالی ہمیں نیکیوں میں بھاگنے والا کرے. نیکیوں سے نہیں بھاگنا، نیکیوں کی طرف بھاگنا ہے. کہا کہ تم کرو کیا؟ اب نبی صلی اللہ علیہ وسلم کو واضح حکم ہے. یہ ہیں وہ آیتیں جو ہم سے اس بات کا تقاضا کرتی ہیں کہ اسلامی نظام رائج ہونا چاہیے، عدالتوں میں بھی، گھروں میں بھی، اور انسانوں کی زندگیوں میں. وَنِحْكُمْ بَيْنَهُمْ، پس نبی تم اللہ کے نازل کردہ قانون کے مطابق ان لوگوں کے درمیان معاملات کا فیصلہ کرو، اور ان کی خواہشات کی پیروی نہ کرو. ہوشیار رہو، یہ لوگ تم کو فتنے میں ڈال کر اس ہدایت سے ذرہ برابر منحرف نہ کرنے پائیں جو اللہ نے تمہاری طرف نازل کی ہے. پھر اگر یہ اس سے منہ موڑیں تو جان لو کہ اللہ نے ان کے بعض گناہوں کی پاداش میں ان کو مبتلا مصیبت کرنے کا ارادہ کر ہی لیا ہے، اور یہ حقیقت ہے کہ ان لوگوں میں سے اکثر فاسق ہیں. اگر یہ اللہ کے قانون سے منہ موڑتے ہیں تو کیا پھر یہ جاہلیت کا فیصلہ چاہتے ہیں؟ حالانکہ جو لوگ اللہ پر یقین رکھتے ہیں ان کے نزدیک اللہ سے بہتر فیصلہ کرنے والا کوئی نہیں. یہاں لفظ حکم الجاہلیہ کو ہائی لائٹ کیجیے گا. ڈکشنری میں کہتے ہیں ما قبل الاسلام هو الجاہلیہ، اسلام سے پہلے کا جو کچھ فعل کام عمل تھا نا وہ جاہلیت تھا. آج میں اور آپ اگر مسلمان معاشروں پہ نظر ڈالیں تو کیا کیا چیزیں ہمیں جاہلیت کی دکھتی ہیں. اب دیکھیے جاہلیت میں عورتیں، اسلام سے پہلے کی جہالت کیا تھی، لوگ بیٹیوں کو زندہ درگور کرتے تھے. آج الٹرا ساؤنڈ کروا کر بیٹی کو ایبارٹ کروا دیتے ہیں. اسلام سے پہلے سود کا عام لین دین تھا، آج سود کے بغیر کہتے ہیں دنیا نہیں چلتی. پھر آپ دیکھیے کہ وہ تو آگے بھی آیت آئے گی, قرآن میں بھی ہے کہ کرنا فی بیوتکن ولا تبرجن تبرج الجاہلیت الاولى, وہاں تو لفظ بھی جاہلیت کے آئے, کہ عورتیں سج بن کے اپنی خوبصورتی باہر دکھاتی تھیں. کیا آج بھی ایسا ہے؟ عورت خوبصورت لگ سکتی ہے, لگ سکتی ہے, لیکن غیروں کو اس کا حق نہیں ہے کہ وہ ان کو دکھاتی پھرے. تو جب آپ گھر سے باہر نکلیں تو آپ اپنی خوبصورتی کو چھپائیں. آپ کو اللہ نے جاہلیت سے نکال کر اسلام کی روشنی دی ہے, لیکن کب جاہلیت آتی ہے؟ اس کی وجہ اگلی آیت میں, یا ایھا الذین آمنوا لا تتخذوا الیہود والنصارى اولیاء, یعنی غیر مسلموں کا رنگ ڈھنگ ہمیں جاہلیت کی طرف مائل کرتا ہے. ہم کہتے ہیں مولوی لگیں گے, ہم اولڈ فیشن لگیں گے, ہم ماسی لگیں گے. کہے لوگ جو ایمان لائے ہو, یہود اور نصارہ کو اپنا رفیق نہ بناؤ, یہ آپس میں ایک ہی دوسرے کے رفیق ہیں. کیا مطلب؟ دوستی نہ کرو ان کے ساتھ, شیک ہینڈ نہ کرو, ان کو کھانے نہ دو, یہ مراد نہیں ہے. مراد یہ ہے کہ ان کے رنگ ڈھنگ نہ اپناؤ, اور ان کو اتنا دین میں آگے نہ کر لو کہ تمہیں اپنا دین برا لگے. اور اگر تم میں سے کوئی ان کو اپنا رفیق بناتا ہے تو اس کا شمار بھی انہی لوگوں میں ہوگا. یقیناً اللہ ظالموں کو اپنی رہنمائی سے محروم کر دیتا ہے. تم دیکھتے ہو کہ جن کے دلوں میں نفاق کی بیماری ہے وہ انہی میں دوڑ دھوپ کرتے پھرتے ہیں. یعنی کچھ مسلمان ہیں ان کو مسلمانوں سے زیادہ نان مسلم اچھے لگتے ہیں, ان کی تعریفیں کرتے تھکتے نہیں, ان کے گن گاتے ہیں. کہتے ہیں ہمیں ڈر لگتا ہے کہیں ہم کسی مصیبت کے چکر میں نہ پھنس جائیں. کہتے ہیں ہم غیر مسلموں کو اس لیے خوش رکھتے ہیں کہ کہیں ہم پہ کوئی مسلمانوں پہ مشکل نہ آ جائے, اور آئی تو وہ ہم تو بچ جائیں گے نا, کہ جی ہم تو بڑے لبرل مسلم تھے. مگر وعید نہیں کہ اللہ جب تمہیں فیصلہ کن فتح بخشے گا یا اپنی طرف سے کوئی اور بات ظاہر کرے گا تو یہ لوگ اپنے اس نفاق پر جسے یہ دلوں میں چھپائے ہوئے نادم ہوں گے. اور اس وقت اہل ایمان کہیں گے کہ یہ وہی لوگ ہیں جو اللہ کے نام سے کڑی کڑی قسمیں کھا کر یقین دلاتے تھے کہ ہم تمہارے ساتھ ہیں, ان کے سب اعمال ضائع ہو گئے اور آخر کار یہ ناکام و نامراد ہو کر رہے. چلیے یہاں تک تو ایک حصہ پورا ہوا, اب اگلی آیت سے پہلے اپنے آپ کو ریلیکس کریں, سب اپنے آپ کو ڈھیلا چھوڑ دیں, کیونکہ اگلی جو آیت ہے نا یہ میرے آپ کے اوپر اللہ سبحانہ تعالیٰ کا ایک فیصلہ چسپا کرنے والی ہے. جو جہاں جو کام کر رہا ہے چھوڑ دے. آپ کہیں کہ واقعی لبیک اللہ میں حاضر ہوں, کیونکہ اللہ تعالیٰ فرماتے ہیں یا ایھا الذین آمنوا, اے لوگوں جو ایمان لائے ہو, بولیے لبیک اللہ تعالیٰ. جی اللہ تعالیٰ میں سننے کو تیار ہوں. کیا کہتے ہیں اللہ تعالیٰ؟ اگر تم میں سے کوئی اپنے دین سے پھرتا ہے تو پھر جائے. چھوڑنا چاہتے ہو دین؟ چھوڑ دو. اسلام چھوڑنا چاہتے ہو؟ چھوڑ دو. قرآن چھوڑنا چاہتے ہو؟ چھوڑ دو. دین کی ذمہ داری چھوڑنا چاہتے ہو؟ چھوڑ دو. کیوں؟ ایسے لگ رہا ہے کہ دو ٹوک فیصلے پہ آ گیا اللہ. بڑے لاڈ دیکھ لیے اللہ نے ہمارے, بڑے موقع دیے ہمیں, بڑے پیار سے پکارا, اب چھوڑتے ہو تو چھوڑو. اللہ اور بہت سے لوگ ایسے پیدا کر دے گا جو اللہ کو محبوب ہوں گے اور اللہ ان کو محبوب ہوگا, جو مومنوں پر نرم اور کفار پر سخت ہوں گے. یقین کریں, ہر دفعہ یہ آیت پڑھ کے میں خود کو کہتی ہوں یہ تجھے کہا ہے اللہ نے, کوئی نہ اکڑے. میں نہیں کروں گی, میں نہیں کل پڑھاؤں گی. آپ خوش ہوں اگر میں یہ جملہ بول دوں, کل میرے سے اچھا پڑھانے والا آپ کو آئے گا انشاءاللہ. دین کے کام عاجزی کے بغیر نہیں ہوتے. دین کے کام کر کے روئیں ربنا تقبل منا, پھر اور کام کرنے کی مہلت ملتی ہے. اور کندھے تھپکے اور کندھے اچکائیں, شولڈر ڈاؤن کرنے کے بجائے اور بڑے کر لیں, پاؤں پٹخیں کیا کروں, تو اللہ کہتے جائیے پھر, میں آپ کو کیا کہہ رہا ہوں, آپ کی مرضی. دیکھیے اللہ تعالیٰ ہم سے مجبور نہیں ہے, اس کی تو فوجیں ہیں. اس نے تو ابراہیم کے لشکروں کے مقابلے میں پرندے بھیج دیے, ہاتھیوں کو مروا کے رکھ دیا. کیا آج کے کفر کے زور کو اللہ خود نہیں توڑ سکتا؟ واللہ ہی اللہ چاہے تو ایک ایک گھر میں جا کے قرآن کا نسخہ دیا ہے, فرشتے ہی جا کے مسلمان کر دیں لوگوں کو. آپ کو مجھے اللہ نے قرآن کے خادم بنایا. ہم وہ کہنا چاہیے نکار خانوں میں توتیوں کی آوازیں دے رہے ہیں. خوش ہوں, مبارک دوں اپنے آپ کو, کل بہت لوگ یہ کام کریں گے, پھر آپ کی ویلیو نہیں رہے گی. اللہ تعالیٰ کہتے ہیں اپنا جائزہ لو، کیوں دین کا کام اچھا نہیں لگتا، کیوں دین اچھا نہیں لگتا؟ کیونکہ اللہ سے محبت نہیں ہے، یا پھر تم سے اللہ کو محبت نہیں ہے. اور ایک اور خوبی جو ان میں ہوگی جو تمہاری جگہ آئیں گے، نرم اور کفار پر سخت ہوں گے، یعنی ان کے آپس کے ساتھیوں کے ساتھ بڑے دل نرم ہوں گے، لیکن غیر مسلم یا غیر جو دوسرے باہر کے لوگ ہیں ان کے ساتھ رولز میں وہ بڑے سخت ہوں گے. جو اللہ کی راہ میں جد و جہد کریں گے، اور سب سے بڑھ کے ولا یخافون لومت اللائم، کسی ملامت کرنے والے کی ملامت سے نہیں ڈریں گے. یہ ملامت کہاں سے ہوتی ہے آپ کو بتا؟ اپنوں سے. مخالفت دشمن کرتا ہے اور اس کے لیے بندہ تیار بھی ہوتا ہے، اپوزیشن، ہاں یہ تو اب ہماری مخالفت کریں گے، لیکن ملامت کیا کہ آپ نہیں آپ کو برا کہنے لگ جائیں، یہ نہیں برداشت ہوتا لوگوں سے. آپ کی دوستیں، آپ کی ماں بہنیں بیٹیاں، آپ کے گھر والے آپ کو کہیں تمہیں کیا ہو گیا، پاگل ہو رہی ہو، حد میں رہو، سوچ کے عقل سے بات کرو، رنگ بدل گیا، پیلی ہو گئی، موٹی ہو گئی بیٹھ کے، اس طرح کی محبت بھرے جملے بولیں گے لوگ آپ کو تاکہ آپ اس دین کو چھوڑیں. بیٹیوں کو مائیں کہیں گی داڑیاں اتارو، بیٹیوں کے حجاب اتاریں گی مائیں، کیونکہ پھر پرچھادیاں نہیں ہوتی ان کے خیال میں، کہا مجھے ایسے لوگ نہیں چاہیے. چھوٹی چھوٹی بات پہ دین بدلتے ہیں تو پھر چھوڑ دو. ہاں یہ اللہ کا فضل ہے جسے چاہتا ہے عطا کرتا ہے، اور اللہ وسیع ذرائع کا مالک اور وہ سب کچھ جانتا ہے. دعا کریں یہ صفات میرے میں آ جائیں تاکہ میری جگہ اللہ کسی اور کو نہ بلائے، مرتے دم تک، زندگی کے آخری دن تک اللہ مجھ سے یہ کام لے لے، اور عاجزی بھی دے، اکڑ نہ دے، تکبر نہ دے، بڑائی نہ دے، ہم میں جو جو کام کر رہا ہے اس کی نیت کر کے یہ دعا کر لے. فرمایا تمہارے رفیق تو حقیقت میں صرف اللہ اور اس کے رسول اور وہ اہل ایمان ہیں جو نماز قائم کرتے ہیں. اب دیکھیں پچھلی آیت سے رب جوڑے، انسان کے دوست ساتھی اس کو چھوڑنے لگتے ہیں نا دین پہ آتے ہی تو دل ٹوٹتا ہے. تو اللہ کہتے ہیں تمہیں کیا وہ دوست چاہیے جو تمہیں فلموں کی باتیں سناتے تھے، جو گانے شیئر کرتے تھے؟ دیکھو تمہیں اللہ، اس کا رسول اور ایمان والے دوست نہیں مل گئے اس جگہ آ کر، جو نماز کی دعوت دیتے ہیں اور زکات کا ادا کرتے ہیں اور اللہ کے آگے جھکنے والے ہیں، اور جو اللہ اور اس کے رسول اور اہل ایمان کو اپنا رفیق بنا لے. اسے معلوم ہو کہ اللہ کی جماعت ہی غالب رہنے والی ہے. کتنی انرجی ہے اس ایک جملے میں. جب ہم دین پہ آتے ہیں نا ہم ٹوٹنے لگتے ہیں، ہماری دوستیں ہمیں پھر محفلوں میں بلاتی نہیں ہیں، پھر ہم کہتے ہیں ہائی آئسولیشن، مجھے تو بہت بیڈ فیل ہو رہا ہے، اب تو کوئی مجھے دعوت نہیں دیتا، چپکے چپکے کام کرتے ہیں. چھوڑو تمہیں، یہ تمہاری چوائس چینج ہوئی، اللہ نے تمہاری پارٹی چینج کی، وہ بھی سب آ جائیں گے، ذرا تم تو جمے رہو. یا ایو الذین آمنو، پھر پکار ہے، کہیں یا ایو الذین آمنو کے جواب میں، اے لوگوں جو ایمان لائے ہو، تمہارے پیش پہلے کتاب میں سے جن لوگوں نے تمہارے دین کو مذاق اور تفریق کا سامان بنا لیا، مذاق بنایا ہوا نا دین کا ہم نے کئی جگہوں پہ، اللہ ہمیں ہدایت دے، انہیں اور دوسرے کافروں کو اپنا دوست رفیق نہ بناؤ، اللہ سے ڈرو اگر مومن ہو. جب تم نماز کے لیے منادی کرتے ہو تو یہ اس کا مذاق اڑاتے ہیں اور اس سے کھیلتے ہیں، اس کی وجہ یہ ہے کہ وہ عقل نہیں رکھتے. ان سے کوئی اہل کتاب تم جس بات پر ہم سے بگڑے ہوئے، وہ اس کے سوا اور کیا ہے کہ ہم اللہ پر اور دین کی اس تعلیم پر ایمان لے آئے جو ہماری طرف نازل ہوئی اور ہم سے پہلے بھی نازل ہوئی تھی، اور تم میں سے اکثر لوگ فاسق ہیں. پھر کہو کیا میں ان لوگوں کی نشاندہی کروں جن کا انجام اللہ کے ہاں فاسقوں کے انجام سے بھی بدتر ہے؟ ملعنہ اللہ وغضب علیہ، جن پر اللہ نے لعنت کی اور جن پر اس کا غضب ٹوٹا، جن میں بندر اور سور بنائے گئے. دیکھیے یہ آیت بتا رہی ہے کہ بنی اسرائیل میں بندر تو بنائے گئے تھے نا، سور بھی بنائے گئے تھے. اور حدیث میں آتا ہے ایک وقت آئے گا میری امت میں بھی یہ کام ہوگا، جب لوگ گانے بجانے کا کام کریں گے اور اس طرح سے بے حیائی عام ہوگی تو لوگوں کی شکلیں بدل دی جائیں گی، کتوں کی شکلوں میں وہ لوگ لائے جائیں گے جو غیبتیں اور کرتے اور چغل خوریاں کرتے ہیں. اللہ تعالیٰ ہم سب کو بچائے. جنہوں نے تاغوت کی بندگی کی ان کا درجہ اور بھی زیادہ برا ہے، اور وہ سوا اس سبیل سے بہت زیادہ بھٹکے ہوئے ہیں. جب یہ تم لوگوں کے پاس آتے ہیں تو کہتے ہیں کہ ہم ایمان لائے. اب دیکھیں کئی لوگ دو رنگی چال رکھتے، سب کو خوش رکھنا چاہتے ہیں، حالانکہ کفر لیے ہوئے آئے تھے اور کفر لیے ہوئے واپس چلے گئے. اللہ خوب جانتا ہے جو کچھ یہ دلوں میں چھپائے ہوئے ہیں. تم دیکھتے ہو ان میں سے بکثرت لوگ گناہ اور ظلم و زیادتی کے کاموں میں دوڑ دھوپ کرتے ہیں. سچ ہے کہ نہیں؟ عام طور پہ لوگوں کی دوڑ دھوپ کس کام پہ ہوتی ہے؟ اس کا ذکر ہے. اور حرام کا مال کھاتے ہیں. بہت بری حرکات ہیں جو یہ کر رہے ہیں، کیونکہ ان کے علماء اور مشائخ انہیں گناہ پر زبان کھولنے اور حرام کھانے سے نہیں روکتے. اس کو ہائی لائٹ کریں. مذہبی طبقے پہ اس سے بڑی تنقید اور کوئی نہیں ہوگی کہ لوگ حرام کھا رہے ہیں लोग गुनाह की जिंदगियां बसर कर रहे हैं, ये कहते हैं नहीं नहीं चुप, फिर हमारे चंदे बंद हो जाएंगे, लोग कम आएंगे, फिर नजराने नहीं आएंगे, फिर गरम गरम खाने पक्के नहीं आएंगे, नहीं इनको खुश करो। हाँ मजबूरी है, यकीन करें मैं हैरान होती हूँ लोगों की बातों पे कि लोग कहते हैं कि दर्स देने वाले गीबर से रोकने वाले उठ के बाद में दस दस गीतें करते हैं, मेरे तो हाथों के नीचे वो कहते हैं पाँव में से जमीन निकल जाती है ऐसी बातें सुन के, कि मुझे तो नहीं ये कोई कह रहा। अब मुझे बताएं जो लोग आपकी जुबान से सुनकर गीबत छोड़े, जब आप गीतें करेंगे तो क्या फिर वो आपके बारे में ऐसे नहीं करेंगे? अल्लाह ताला हम सबको बचा के रखे, क्योंकि इनके उलमा और मशाइख ने गुनाह पर जुबान खोलने और हराम खाने से नहीं रोकते, यकीनन बड़ा ही बुरा कारनामा जिंदगी है जो वो तैयार कर रहे हैं। अल्लाह में आलिम बा अमल बनाए, अल्लाह ताला में अमल वाला बना दे। और यहूद की जरूरत देखिए, लोगों में तो बातें करते ही थे, अल्लाह को क्या कहने लगे जब वो आयत नाजिल हुई ना, मंजल्ला युकरीदुल्लाहु कर्जन हसना, उसके जवाब में यहूद में से कुछ ने क्या कहा, बड़ा ही गंदा जुमला है। अल्लाह ताला ने खुद कुरान में उनका बयान कर दिया, यहूद कहते हैं अल्लाह के हाथ बंधे हुए हैं, नाउज़ुबिल्लाह बांधे गए इनके हाथ और लानत पड़ी इन पर इस बुरी बात की वजह से जो ये बोलते हैं। अल्लाह के हाथ तो कुशादा हैं, जिस तरह चाहता है खर्च करता है। हकीकत है कि जो कलाम तुम्हारे रब की तरफ से तुम पर नाजिल हुआ है, हो रहा है नाजिल आप पे भी, वो इनमें से अक्सर लोगों की सरकशी और बातिल परस्ती में उल्टे इजाफे का मूजिब बन गया। ये क्या कुरान दिलों में आए और बातिल हो जाए इंसान, कब? जब कुरान सुनते हुए संजीदा ना हो और इसकी पादाश में। हमने इनके दरमियान क्यामत तक के लिए अदावत और दुश्मनी डाल दी। जब कभी ये जंग की आग भड़काते हैं, अल्लाह इसको ठंडा कर देता है। ये जमीन में फसाद फैलाने की कोशिश करते हैं, मगर अल्लाह फसाद फैलाने वालों को हरगिज पसंद नहीं करता। इस सरकशी की बजाय अहले किताब ईमान ले आते और खुदा तरसी की रविश अख्तियार करते तो हम इनकी बुराइयां इनसे दूर करते और इनको नेमतों भरी जन्नत में पहुंचाते। काश उन्होंने तौरात और इंजील और इन दूसरी किताबों को कायम किया होता जिनके रब की तरफ से इनके पास भेजी गई थी। अब जरा यहाँ लिखिए पाकिस्तान के मसाइल का हल, लोड शेडिंग का हल, कहत का हल, महंगाई का हल क्या है? किताब को नाफिस करो। क्या होता ऐसा करते तो इनके लिए ऊपर से रिस्क बरसता और इनके पांव से भी रिस्क उबलता। अगर चीन में से कुछ लोग राह रास पर भी हैं, लेकिन अक्सरियत बदअमल है। आपको तो सऊदी अरब में तेल कब निकला था, यानी आज सऊदी अरब बहुत अमीर मुल्क है ना, ये पहले बहुत गरीब मुल्क था। एक ऐसे किंग आए थे जिन्होंने कहा था इस्लामी शरीयत नाफिज होगी, जो ही उन्होंने इस्लामी सजाएं और इस्लामी कानून नाफिज किए, सऊदी अरब में ऐसा तेल निकला। आप देखिए अमेरिका ने उसको कैसे रोका हुआ है, आपका नॉर्वे इस वक्त कितना परेशान है सऊदी अरब के तेल से, आप सबको अंदाजा तो थोड़ा हो गई ना। तो ये अल्लाह देता है, आज पाकिस्तान के जमीन के सोने चांदी बाहर आ जाएंगे जिस दिन आपके वहां इस्लाम नाफिज हो जाएगा। अल्लाह ताला हमारी जिंदगी में ये वक्त तो लाए, कितना खूबसूरत वो दिन होगा। ऐ पैगंबर, जो कुछ तुम्हारे रब की तरफ से तुम पर नाजिल किया गया वो लोगों तक पहुंचा दो। अगर तुमने ऐसा ना किया तो उसकी पैगंबरी का हक अदा ना किया। अल्लाह तुमको लोगों के शर से बचाने वाला है, यकीन रखो कि वो काफिरों को तुम्हारे मुकाबले में कामयाबी की राह हरगिज न दिखाएगा। साफ कह दो कि अहले किताब तुम हरगिज किसी असल पर नहीं हो जब तक के तौरात और इंजील और इन दूसरी किताबों को कायम न करो। ये है अल्लाह का फैसला। बरकत रहमत आती किताबों को नाफिज करने से है, चुमने से नहीं। कौन सी किताबें जो तुम्हारे रब की तरफ से नाजिल की गई है? जरूर यह है कि ये फरमान जो तुम पर नाजिल किया गया इनमें से अक्सर की सरकशी और इनकार को और ज्यादा बढ़ा देगा, अक्सर की सरकशी और इनकार को और ज्यादा बढ़ा देगा। मगर इनकार करने वालों के हाल पर कुछ अफसोस ना करो क्योंकि उज्जत तमाम हो गई है। यकीन जानो कि यहाँ इजारा किसी का भी नहीं है, मुसलमान हो या यहूदी, सादी हो या ईसाई, जो भी अल्लाह रोज़े आखिर पर ईमान लाएगा नेक अमल करेगा, बेशक इसके लिए किसी खौफ का ना मुकाम है न रंज। सब को अमल की दावत है। और अब पारे की आखिरी आयतों का एक मफहूम शुरू हो रहा है। क्या हमने बनी इसराइल से पुख्ता अहद लिया और उनकी तरफ बहुत से रसूल भेजे, मगर जब कभी इनके पास कोई रसूल इनकी ख्वाहिशात नफ्स के खिलाफ कुछ लेकर आया। इसको हाईलाइट करें, ये ख्वाहिशात नफ्स नहीं हमें इस्लाम को नाफिज होने दे रही, क्योंकि ये फिर हमारी ख्वाहिशों वाली जिंदगी नहीं रहेगी। उनके साथ क्या हुआ, जब ऐसा हुआ तो उन्होंने किसी को झुटलाया और किसी को कत्ल कर दिया और अपने नजदीक ये समझे कि कोई फितना रू न माना होगा, यानी नबियों को कत्ल करके भी कह रहे हैं हमारी पकड़ नहीं होगी, इसलिए अंधे और बहरे बन गए। फिर अल्लाह ने इनको माफ किया तो इनमें से अक्सर लोग और ज्यादा अंधे बहरे बनते गए। देखिए, बाज लोग अल्लाह की मोहलत को, अल्लाह की ढील को, अल्लाह की नरमी समझते हैं। फरमाए अल्लाह इनकी ये सब हरकत देखता रहा। यकीनन कुफर के इन लोगों ने जिन्होंने कहा अल्लाह मसीह ने मरियम है, हालांकि मसीह ने कहा था ऐ बनी इसराइल अल्लाह की बंदगी करो। ये आयतें आपने क्रिश्चियन फ्रेंड्स से शेयर करनी है क्या? ऐ बनी इसराइल अल्लाह की बंदगी करो जो मेरा रब भी और तुम्हारा रब भी। जिसने अल्लाह के साथ किसी को शरीक ठहराया इस पर अल्लाह ने जन्नत को हराम कर दिया और इसका ठिकाना दोजख है, और ऐसे जालिमों का कोई मददगार नहीं। यकीनन कुफर के इन लोगों ने जिन्होंने कहा अल्लाह तीन में का एक है ट्रिनिटी, हालांकि एक खुदा के सिवा कोई नहीं। अगर ये लोग अपनी इन बातों से बाज ना आए तो इनमें से जिस जिसने कुफर किया इसको दर्दनाक सजा दी जाएगी। फिर क्या ये अल्लाह से तौबा ना करेंगे और इससे माफी ना मांगेंगे? अल्लाह बहुत दरगुजर करने वाला और रहम फरमाने वाला। यानी आज के दौर की जितनी बातिल चीजें हैं उनका जवाब आपको इन आयतों में मिल रहा है। हजरत ईसा खुदा नहीं थे बल्कि क्या थे? मसीह ने मरियम इसके सिवा कुछ नहीं थे, बस एक अल्लाह के रसूल। इससे पहले और भी बहुत से रसूल गुजर चुके थे। इनकी माँ एक सच्ची औरत थी, वो दोनों खाना खाते थे। देखो हम किस तरह इनके सामने हकीकत की निशानियां वाजे करते हैं, फिर देखो ये किधर उल्टे फेरे जाते हैं। आज नबी सल्लम के मामले में भी बास लोगों का यही गुमान है। तो आप देखिए, आप भी खाते थे पीते थे, आपकी शादियां हुई, तो नबी इंसान होते थे। इनसे कहो क्या तुम अल्लाह को छोड़कर इनकी पर उसकी परस्तिश करते हो, जना तुम्हारे लिए नुकसान का इख्तियार रखे न नफे का, हालांकि सबकी सुनने वाला और सब जानने वाला अल्लाह ही है। कहो अहले किताब, अपने दीन में ना हक गलूब ना करो। पीछे बात आई थी गलूब की, यहाँ भी आ गई, आगे फिर आएगी। और इन लोगों के तखयलात की पैरवी न करो जो तुमसे पहले खुद गुमराह हुए और बहुतों को गुमराह किया और सीधी राह से भटक गए। आज हम जैसे नॉन मुस्लिम्स को देख के भटकते हैं ना, तो ये जो क्रिश्चियंस है ना, ये पेगन्स को देखकर, यानी ग्रीक्स यूनानी लोगों को देखकर भटके थे। ये ट्रिनिटी का तसव्वुर ग्रीक मैथोलॉजी से आया था। शिर्क की बहुत लंबी चौड़ी उनकी बातें थी, जिससे ये इतने इम्प्रेस हुए इन्होंने भी ट्रिनिटी के कॉन्सेप्ट शुरू कर दिया। तो हर वक्त के मुसलमान पिछली नॉन मुस्लिम कौमों को देखकर भटकते हैं, उसी का जिक्र इन आयात में। और इसमें पूरी हिस्ट्री बताई जाती है, जब कभी ये आइटम डिटेल से पढ़ें कि ये किस तरह सब हुआ। आज हम मुसलमानों को सोचना चाहिए कि हम किन के पीछे लगे हुए हैं। फरमायलुइन अल्लज़ीना कफरू, बनी इसराइल में से जिन लोगों ने कुफर की राह अख्तियार की, इन पर दाऊद और ईसा इब्ने मरियम की जुबान से लानत की गई, क्योंकि वो सरकश हो गए थे और ज्यादतियां करने लगे थे। उन्होंने एक दूसरे को बुरे अफाल के करने से रोक दिया था, रोकना छोड़ दिया था। इसको हाईलाइट करें, जब कोई कौम बुरे कामों को करता देखे और ना छोड़े तो अल्लाह की लानत उस पर आ गई। बुरा तर्ज अमल था जो उन्होंने इख्तियार किया। आज तुम इनमें से बकसरत ऐसे लोग देखते हो जो अहले ईमान के मुकाबले में कुफार की हिमायत और रिफाकत करते हैं, लेकिन बहुत बुरा इंजाम है जिसकी तैयारी इनके नफ्सों ने इनके लिए की। अल्लाह इन पर गजबनाक हो गया और वो हमेशा के अजाब में मुब्तला होने वाले हैं। अगर वाकई ये लोग अल्लाह और पैगम्बर और उस चीज के मानने वाले होते जो पैगम्बर पर नाजिल हुई थी, तो कभी अहले ईमान के मुकाबले में काफिरों को अपना दोस्त न बनाते। कितनी वाजे बातें, पूरे पारे का एक ही थीम है कि अल्लाह की नाजिल करदा किताब को मानने वाले उस किताब को नाफिज करें, दूसरों की तरफ ना देखें। मगर इनमें से अक्सर लोग अल्लाह की इताअत से निकल चुके हैं। और आप देखिए, अदल और इंसाफ से भरी भी आयते हैं। अल्लाह ने तकाबुल में तीनों गिरोहों का मुसलमानों के सामने रखा। तुम अहले ईमान की दावत में सबसे ज्यादा सख्त यहूद को पाओगे। और इसकी दलील देखिए कि नबी सल्लम की जिंदगी में चंद लोगों के सिवा कोई यहूदी मुसलमान नहीं हुआ। और मुशरिकीन को पाओगे, मुशरिकों में भी बहुत थोड़े थे। और ईमान लाने वालों के लिए दोस्ती में करीब तरीन लोगों को पाओगे जिन्होंने कहा था कि हम नसारा हैं। क्रिश्चियंस मुसलमानों के लिए निस्बतन नरम गोशा रखते हैं। आज अब देखिए जितने री वर्ड्स होते हैं 90% उनमें से क्रिश्चियंस होते हैं। ये शायद की सच्चाई की दलील है। वजह ये इस वजह से कि इनमें इबादत गुजार आलिम और तारके दुनिया फकीर पाए जाते हैं और इनमें गरूर नफ्स नहीं। यानी जब ये नफ्स के गरूर में नहीं है तो ये बात को मान लेते हैं। तो सारी बात का खुलासा ये निकला कि जब दिल में बड़ाई का एहसास नहीं होगा तो अल्लाह ताला की बात सुनकर मानना आसान होता है। हम अल्लाह ताला से दुआ करेंगे कि इस पूरे पारे में हमने जो कुछ सुना है उसको हमारे दिलों में सब्त कर दे। عمل کے لیے. آپ دیکھیے وعدوں کو پورا کرنا, شاعر اللہ کی حرمت سے بچنا, نیکیوں پہ تعاون کرنا, حرام کھانے سے رکنا, قسمتوں کا حال معلوم کرنے سے رکنا, پورے دین پہ عمل کرنا, تہجیبات کھانا, وضو کا طریقہ, عدل کی بات, پھر اسی طرح سے نمازوں کو قائم کرنا, پھر اسی طرح سے کتابوں کو نافذ کرنا, حسد سے بچنا, چوری چکاری سے بچنا. ایک بارے میں ہم کیا کچھ پڑھتے ہیں. اللہ تعالی ہمیں اس پہ عمل کی توفیق عطا فرمائے. سبحانک اللہم وبحمدک اشہد ان لا الہ الا انت استغفرک واتوب الیک. صرف ایک منٹ دوڑ لیجئے. طائرہ آپ کو بتا دیجئے, باہر ریسپشن سے بھی پتہ چلے گا کہ آپ کا نیکسٹ اسکیڈول کیا ہے. تو انشاءاللہ تعالی اللہ نے چاہا تو کل پھر آپ سے ملاقات ہوتی ہے. جزاک اللہ خیر. السلام علیکم ورحمۃ اللہ وبرکاتہ. کچھ لوگ شاید گھر سے بھی سنتے ہیں تو ہمیں صرف چند سیکنڈ کے لیے مائک آپ رہ لیجیے, پھر آپ لے لیجیے گا.
السلام علیکم ورحمۃ اللہ وبرکاتہ. مجھے ادھر بیٹھے ہوئے پتہ کہ جو پیک کو آواز بہت کم آ رہی ہے, سو ہو پر آپ ریمائنڈ جو میں کراؤں گی. میں تھوڑا سا انفارمیشن دینا چاہ رہی ہوں, جیسے کہ آپ سب رومنٹس ہیں کہ سب ہو کے آئے ہوں گے ان شاء اللہ تعالیٰ. تو ابھی کمٹھی لوگ ہم دوبارہ رومنٹس میں جائیں گے دوبارہ. تو میں بس یہ بتانا چاہ رہی ہوں کہ ہم
ہاں جی السلام علیکم ورحمۃ اللہ وبرکاتہ. جی الحمدللہ رب العالمین. اللہ تعالیٰ کا جتنا بھی احسان ہے, جتنا بھی اس کا شکر ادا کیا جائے وہ کم ہے. ہر دفعہ شکر ادا کیا جائے, کیونکہ جب اللہ تعالیٰ کا شکر ادا کیا جائے تو اللہ تعالیٰ اس نعمت کو بڑھا دیتا ہے. ہم اگر اللہ کا شکر ادا کریں گے اللہ تعالیٰ ہمارے لیے قرآن کی نعمت کو بڑھا دے گا, قرآن کی سمجھ کو بڑھا دے گا. اور یقین مانیں آپ جوں جوں آگے بڑھتے جائیں گے آپ سمجھیں گے کہ یہ بارش اندر اب زمین اپ کے دل کی زمین کو خراب کر رہی ہے. کیونکہ پہلے تو پانی اوپر پر پڑتا نا, ہلکی ہلکی زمین اس کو لیتی ہے, لیکن جو خراب ہوتی ہے تو پھر اس کی وجہ سے اس کی جو اصل کمپلیں پھوٹیں گی انشاءاللہ. اور رمضان بھی آ رہا ہے, اور رمضان ماشاءاللہ کل اگر روزہ ہوا تو آپ سنیں, دیکھیے گا آج بھی آپ قرآن سن رہی ہیں, اور جب رمضان میں سنیں گی تو آپ فیل کریں گی کہ آپ کی ابزارپشن بڑھ گئی ہے. اور یہ بڑھ جاتی ہے, ڈیفینیٹ بڑھ جاتی ہے, کیونکہ قرآن کا نزول ہی رمضان میں ہوا, رائٹ. ان شاء اللہ. اور اتنا پیارا پارا جس پہ اللہ سبحانہ وتعالیٰ نے جو مین تھیم ہے, باقی باتیں تو بہت لمبی ہی ہیں, لیکن آخری باتیں جو اسپیشلی کہ اللہ سبحانہ وتعالیٰ نے تینوں مذاہب کا تقابل کیا نا, تینوں مذاہب کا تقابل کر کے اللہ سبحانہ وتعالیٰ نے میسج کیا دیا. آپ دیکھیے تو تینوں کا تقابل کرنے کے بعد بنیادی جو ہے نا بیسک میسج سب کا ایک ہی تھا, سب انبیاء کا میسج ایک ہی تھا, ایک اللہ کی عبادت, اس میں کسی کو شریک نہیں ٹھہرانا, ٹھیک ہے نا, اور اس کی احکامات کی پابندی. اگر جوز نے اس سے انکار کیا اور انبیاء کو نہ مانا, پھر اس کے بعد اس کی یہ والی بات نصارہ کو ٹرانسفر ہو گئی, نصارہ کے بعد یہ ٹرانسفر کس کو ہوئی, نبی صلی اللہ علیہ وسلم پر, قرآن نازل کر کے. اور ہمیں کیا حکم ملا کہ اپنے معاملات اس قرآن کے مطابق کیجئے, اللہ کی اتاری ہوئی کتاب کے ساتھ فیصلے کیجیے, خواہشات کے مطابق فیصلے نہ کریں. یہ حکم ہمیں ملا. اور اللہ تعالیٰ نے حکم دیا فاستبقوا الخیرات, اس کے لیے تیزی کرو نیکیوں میں دوڑو, یعنی اللہ کی بات ماننے میں تیزی کرو. تو ایک بات یاد رکھنے کی جس میں اللہ نے آگے بتا دیا, اللہ مرجعکم جمیعا, اس لیے کہ تم سب نے میرے پاس آ جانا, بس یہ میسیج ہے. ہمیں اللہ نے قرآن دیا, ہمیں اپنے تمام فیصلے اس کے مطابق کرنے ہیں. اللہ کی بات سننی ہے, اللہ کے نبی صلی اللہ علیہ وسلم کی بات سن کے ہم نے سمعنا و اطعنا, اپنی استطاعت کے مطابق بھرپور کوشش کرنی ہے. جہاں پہ فیل کریں کہ میں ویک ہوں, میرے سے عمل نہیں ہو سکتا, تو اس کے لیے توجیہات نہیں دینی. توجیہات دے کے کہ اگر یوں ہوتا تو یوں ہوتا, میری مجبوری تھی, میں دل سے تو یہ چاہتی ہوں پر ہو نہیں پایا. اگر آپ دل سے چاہتی ہیں نا تو انشاءاللہ اللہ سبحانہ وتعالیٰ اس کے لیے آپ کا سبب بنا دے گا, کیونکہ اللہ نوز, اللہ ہمارے اندر باہر سب کو جانتا ہے.
हम जबान से कुछ कह रहे हैं और अंदर कुछ कह रहे हैं अल्लाह नोस, इसलिए अपने दिलों को भी साफ करना है और आप सच्चे मानों में रो के दिखा दें कि अल्लाह मेरे से इस पे अमल नहीं हो रहा, मेरा नफ्स बड़ा स्ट्रोंग है, इस पर मुझे काबू दे दे। और इंशाल्लाह रमजान में ये दुआ करेंगे तो अल्लाह आपको आपके नफ्स पे कंट्रोल दे देगा। रमजान महीना ही अपने नफ्स की ट्रेनिंग का है, अगर नफ्स काबू में आ गया तो ख्वाहिशात पे जब कंट्रोल कर लिया तो फिर अल्लाह की ताअत ही ताअत है ना, फिर हमारे पास अल्लाह ताला की रजा ही रजा है, फिर अल्लाह ताला का कुर्ब ही कुर्ब है। जो वसीले हम तलाश करते हैं, वसीला कितना प्यारा एक्सप्लेन हुआ, कितना खूबसूरत तरीके से हम वसीले इधर उधर से तलाश करते हैं, उसको कहा उसको कहा, अल्लाह ने कितनी खूबसूरती से बता दिया मेरा कुर्ब तलाश करो, मेरा वसीला तलाश करो, डू नेक गुड डीड, अच्छे नेक अमलों अमल के जरिए करो, ये कंसेप्ट ही हमारा क्लियर नहीं, इसलिए हम ना झूठे झूठे वसीले तलाश करते हैं। तो अल्लाह सुब्हान व तआला हमें उनमें से करे कि अल्लाह सुब्हान व तआला की किताब को समझने वाला, पढ़ने वाला, अमल करने वाला, राइट। जहाँ पे ख्वाहिश आ रहा है, जहाँ पे दिल ना माने, जहाँ पे सुस्ती हो, दुआ, क्योंकि रमजान में कुरान रोजा दुआ गहरा तल्लक है, गहरा तल्लक है। और मुझे पूरी उम्मीद है कि अल्लाह सुब्हान व तआला हमें इंशाल्लाह इंशाल्लाह इस पूरी रमजान की ट्रेनिंग में बहुत ही बेहतरीन मुसलमान बना के निकालेगा और फिर हमें उस तकवे को लेके पूरा साल चलना है, क्योंकि अगला रमजान फिर 11 माह बाद आना है। ठीक है, चलिए अपना ख्याल रखिएगा। इस बारे में दफा अगर पॉइंट्स लिखे हुए हैं, जैसे मैंने लिखे हुए हैं सब पॉइंट्स, और मैं बड़ा इन्जॉय कर रही थी, क्योंकि एक होता है कि आप पॉइंट लिख लें ना, आप एक नज़र देखें तो आपको सारा पारा सेम में आ जाता है, आप जरूर लिखा करें, तो इससे कंसंट्रेशन भी बढ़ती है और छोटी छोटी बात से पूरा पारा आपके एक नज़र में आ जाता है। तो कल इंशाल्लाह हम नए पारे के साथ, सातवें पारे के साथ मिलते हैं। ठीक है, सुबह नकलम थी कि शद फिर तो बुले रबाना तकबल मिन्ना इन्ना कंता समी उलीम व तो अलीना इन्ना कंता तब्बाब रहीम। अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहु।
दुनिया के ये मुसाफिर मंजिल
من هديت وعافنا في من عافيت وتولنا في من توليت وبارك لنا فيما أعطيت وقنا شر ما قضيت إنك تقضي ولا يقضى عليك إنه لا يذل من واليت ولا يعز من عاديت تباركت ربنا وتعاليت لك الحمد على ما قضيت ولك الشكر على ما أعطيت نستغفرك اللهم من جميع الذنوب والخطايا ونتوب إليك اللهم اقسم لنا من خشيتك ما تحول به بيننا وبين معصيتك ومن طاعتك ما تبلغنا به جنتك ومن اليقين ما تهون به علينا مصائب الدنيا ومتعنا اللهم بأسماعنا وأبصارنا وقواتنا أبدا ما أبقيتنا واجعله الوارث منا واجعل ثأرنا على من ظلمنا وانصرنا على من عادانا ولا تسلط علينا بذنوبنا من لا يخافك فينا ولا يرحمنا اللهم أعز الإسلام والمسلمين وأذل الشرك والمشركين ودمر أعداء الدين واحم حوزة الإسلام واجمع كلمة المسلمين على الحق يا رب العالمين اللهم أبرم لهذه الأمة أمرا رشيدا يعز فيه أهل الطاعة ويذل فيه أهل المعصية ويؤمر فيه بالمعروف وينهى فيه عن المنكر برحمتك يا أرحم الراحمين اللهم إنا نسألك بكل اسم هو لك سميت به نفسك أو أنزلته في كتابك أو علمته أحدا من خلقك أو استأثرت به في علم الغيب عندك أن تجعل القرآن العظيم ربيع قلوبنا ونور صدورنا وجلاء أحزاننا وذهاب همومنا وغمومنا اللهم ذكرنا منه ما نسينا وعلمنا منه ما جهلنا وارزقنا تلاوته آناء الليل وأطراف النهار على الوجه الذي يرضيك عنا اللهم اغفر لنا وارحمنا وأعتق رقابنا من النار اللهم اغفر لنا وارحمنا وأعتق رقابنا من النار اللهم اغفر لنا وارحمنا وأعتق رقابنا من النار اللهم اغفر لنا ولوالدينا اللهم اغفر لنا ولوالدينا ولأزواجنا وذرياتنا وأرحامنا وأصحابنا ومشايخنا وحكامنا ومن أوصانا واستوصانا بدعاء الخير ولمن له حق علينا يا كريم اللهم أنت الله لا إله إلا أنت أنت الغني ونحن الفقراء أنت الغني
الفقراء أنت الغني ونحن الفقراء أنزل علينا الغيث ولا تجعلنا من القانطين أنزل علينا الغيث ولا تجعلنا من القانطين اللهم أغثنا اللهم أغثنا اللهم أغثنا اللهم سقيا رحمة لا سقيا عذاب ولا ندم ولا غرض اللهم إنا خلق من خلقك فلا تمنع عنا بذنوبنا فضلك يا كريم يا من لا يفد الوافدون على أكرم منه ولا يجد القاصدون أرحم منه يا خير من خلا به وحيد ويا خير من آوى إليه طريد إلى سعة عفوك مددنا أيدينا فلا تولنا الحرمان ولا تبلنا بالخيبة والخسران ولا تردنا بعد هذا الدعاء خائبين ولا عن باب جودك مطرودين يا جواد يا كريم الله